आयात थी उसको मिलके तिलावत करें। लास्ट लेसन की आखिरी चंद आयात औस बिल्ला के साथ। जी पढ़ लें यहीं से या सलूना का से। चल सबकी स्पीड फर्क है पढ़ने की, इसीलिए साथ नहीं मैच हो रहा। शुरू करते हैं। थोड़ा सा टॉपिक जो हमारा पिछले लेसन का और आज के लेसन के शुरू का एक है, इंशाल्लाह कुछ चीजें जो हमारी पिछले सबक की आखिरी आयत में रह गई थी उसको कोशिश करेंगे कि आज के सबक के साथ रिलेट करें, क्योंकि आज के पूरे सबक का टॉपिक ही तकरीबन पिछले सबक की आखिरी आयत है। तो शुरू करते हैं। نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تعسر وتمم بالخير। سبق نمبر 97 آیت نمبر 188 سے 206 سورة الأعراف لیسن نمبر 97 आयत नंबर 188 to 206 और सूरत अल अराफ का ये आखिरी सबक है। आज के सबक का बुनियादी थीम है वमा कदरुल्लाह हक का कदरी, के लोग जब अल्लाह की कदर नहीं करते तो फिर उनसे क्या क्या गुना सरजद होते हैं, और इसमें सबसे पहला और सबसे बड़ा गुना शिर्क है। आज के सबक में हमें शिर्क की बहुत ही मुख्तलिफ किस्में दिखेंगी कि जिसको आम जिंदगी में अमूमन हम ओवरलुक कर देते हैं। अल्लाह ताला से दुआ करेंगे कि आज इस मौके पे शिर्क के बारे में सुनने और शिर्क के बारे में कुछ चीजों को देखने के बाद हमारे दिल से शिर्क की मोहब्बत भी खत्म हो, और अनजाने में भोलपने में या किसी और वजह से हमारे भाई बहनों में जो भी इसका शिकार है अल्लाह ताला उनको इससे निकाल दे। फिर अगली चीज है शौहर और बीवी का रिश्ता सुकून का रिश्ता है। आज के इस सबक में बल्कि आगाज में ही इस मौजू पे बात होगी कि बीवी को कैसे शौहर के लिए सुकून बख्श होना है और इस रिश्ते में आज सुकून क्यों नहीं है। फिर अगली चीज अल्लाह की दी हुई नेमतों को बंदा कब गैरों के नाम पे मंसूब करने लगता है और उसकी वजह। फिर आखिरी टॉपिक जो हमारा आज का होगा आला इखलाक की बुनियादी कदरें, यानी आज हमें तीन गहरे असूल सिखाए जाएंगे कि अगर मैंने और आपने वो अपना लिए अपनी निजी जिंदगी में, बाहर की जिंदगी में तो हम सब करते हैं लेकिन निजी जिंदगी में कर लिए तो फिर हमारे घरों के 98% झगड़े और लड़ाइयां खत्म हो जाएंगी, और सबसे बढ़ के ये है कि हमारी जिंदगियों में सुकून होगा। और आप देखेंगे कि सबक के शुरू में और आखिर में दोनों टॉपिक इस तरह मैच होते हैं कि जो बात सबक के शुरू में छिड़ती है का जवाब हमें आखिर में मिल जाता है। तो अल्लाह ताला से दुआ करते हुए और इस ख्वाहिश के साथ कि हम सबक का हक भी अदा करें और इस पूरी सूरत के थीम की कुछ बातें भी इंशाल्लाह सूरत के एंड पे आएंगी, और एक आखिरी बात करके हम आयतों पे चलते हैं, और वो है कि इस सबक में कुरान पाक का पहला सजदार है, यानी आयते सजदा में से पहली आयते सजदा हमारे आज के सबक में। अपनी मेमोरी के लिए भी ये चीजें अलग से नोट कर लिया करें ताकि बाद में कभी इन चीजों को ढूंढना पड़े या इसके बारे में कुछ रिसर्च करनी पड़े तो आपको याद हो कि ये किस सबक में आया था। तो आइए शुरू करते हैं आयत नंबर 188 से। आयत 188 से ही होगा ना, 189 से होगा, तो मैंने नंबर गलत बोल दिया शायद, नहीं 188 जी, बिल्कुल ठीक है। आउसुबिल्लाहिमिनश्शैतानिर्रजीम, चलिए आयतों पे चलते हैं। आयत नंबर 188 आउसुबिल्लाहिमिनश्शैतानिर्रजीम قل لا أملك لنفسي نفعا ولا ضرا إلا ما شاء الله کہہ دیجئے کہ مجھے تو کوئی اختیار نہیں اپنی جان کے بارے میں بھی کسی نفع کا اور نہ کسی نقصان کا سوائے اس کے کہ جو اللہ چاہے. پیچھے والے سبق میں ہم نے دیکھا کہ نبی صلی اللہ علیہ وسلم سے آ کر پوچھتے تھے کہ قیامت کب آئے گی, اور ان کے خیال میں نبی صلی اللہ علیہ وسلم کو اللہ تعالیٰ کے ساتھ غیب پر پورا اختیار ہے اور مستقبل میں کیا ہونے والا ہے آپ اس کو جانتے ہیں. تو اللہ کے نبی کتنے خوبصورت انداز سے ان کی اس بات کو ٹیکل کر رہے ہیں کہ تم مجھ سے تو ایسے آ کے پوچھ رہے ہو گویا کہ اللہ نے اس بارے میں میرے سے دکھ سکھ کیے. میں کان کا خفی یون, پیچھے ہم نے پڑھا خفی وہی لفظ ہے جس کو خفیہ بھی کہتے ہیں, یعنی جس بندے سے خفیہ باتیں کی جائیں. کیا میں وہ ہوں؟ تمہارا کیا خیال ہے کہ میں اور اللہ تعالیٰ بیٹھ کر دکھ سکھ کرتے رہتے ہیں؟ یہ مراد تھا, صرف انداز بتانے کے لیے ایسے بول رہی ہوں کہ تم مجھ سے آ کے قیامت کے بارے میں پوچھتے ہو حالانکہ اللہ نے اس کا علم کسی کو نہیں دیا. اسی طرح یاد رکھیے کہ بعض لوگ ایک جملہ بول دیتے ہیں, بعض دفعہ میں نے دیکھا لفاظی میں یا بعض دفعہ صرف محبت میں, کہ جی قیامت یا حروف مقطعات کے بارے میں بھی میں نے یہ بات خود سنی اپنے کانوں سے کہ جی یہ اللہ اور رسول کے بیچ میں راز ہے. اللہ اور رسول کے بیچ میں راز نہیں ہے, اللہ کا راز ہے, اسے نبی کو بھی نہیں بتایا. کیونکہ صاف روایت ملتی ہے نا نبی صلی اللہ علیہ وسلم کی کہ جب حروف مقطعات کی بات آئی تو آپ نے کہا کہ اللہ تعالیٰ نے اس کے معنی مجھے نہیں بتایا, بس یہ ہے کہ الف کی 10 نیکیاں, لام کی 10 اور میم کی 10 نیکیاں. تو اس کا مطلب کہ نبی کو بھی نہیں پتا. تو بعض دفعہ اس قسم کی باتیں کر کے لوگ محبت کا اظہار کرتے ہیں, کوئی نیت بالکل نیت خراب نہیں ہوتی, لیکن اس کا نقصان کیا ہوتا ہے کہ اس طرح کی باتوں میں کئی جگہ شرک کا شائبہ ہے. تو یہاں اب اسی بات کو بڑھا دیا گیا کہ نبی کے پاس غیب نہیں ہے. نبی کو اگر بہت کچھ پتا ہوتا تو یہ بتاؤ کہ پھر ان کو زندگی میں تکلیفیں کیوں آتی؟ جن ساتھیوں نے سیرت پڑھی ہے وہ جانتے ہیں کہ نبی صلی اللہ علیہ وسلم کو کئی دفعہ بہت زیادہ تکلیف سہنی پڑی, صرف اس وجہ سے کہ آپ کو صورتحال کی حقیقت نہیں پتا تھی, صحیح صورتحال نہیں پتا تھی. کچھ وقت گزرنے کے بعد جب یہ سب کچھ پتا چلا تو پھر آپ نے اس بات کو سمجھا, جس میں ایک سب سے بڑی دلیل تو حضرت عائشہ رضی اللہ تعالیٰ عنہ پہ لگنے والی تہمت تھی. غزوہ مریسی یا بنو مستلق غزوہ کے اینڈ پہ بیچ میں جو شوشہ چھٹا, پورا ایک مہینہ اللہ کے نبی صلی اللہ علیہ وسلم اضطراب اور تکلیف میں رہے, پرابلم میں تھے, لیکن آپ کو نہیں پتا تھا کہ اصل کہانی کیا ہے. تو یہی تو بات کہی جا رہی ہے کہ دیکھو تم کیسی باتیں کرتے ہو میرے سامنے, اگر مجھے کچھ پتا ہوتا وَلَوْ كُنْتُ عَلَمُ الْغَيْبَ لَسْتَكْثَرْتُ مِنَ الْخَيْرِ, تو پھر تو میں خیر کا کثیر حصہ لے لیتا. مجھے پہلے سے پتا ہوتا کہ دشمن جنگوں میں کیا اسٹریٹجی اختیار کرنے والے ہیں تو میں کچھ اور طریقہ اختیار کرتا, پھر تو غزوہ احد میں کبھی اتنی چوٹیں لگتی, 70 صحابہ شہید ہوتے. لَسْتَكْثَرْتُ, تمہیں دیکھیے دین کی بھی خیر ہے نبی کی بھی خیر ہے کہ پھر میں اپنی ذاتی زندگی میں بہت ساری خیر سمیٹ لیتا. وَمَا مَسَّنِي السُّوءُ وَمَا مَسَّنِي السُّوءُ وما مسنیت سو, اور مجھے کوئی تکلیف نہ چھوتی, کیا میرا دان ٹوٹتا؟ سوچئے اللہ کے نبی کا قاتلانہ حملہ ہوا, کئی ہوئے کیا ہوتے؟ کیا آپ زہر بھرا کھانا منہ میں رکھ لیتے؟ کیا آپ یہودی عورت کی دعوت پہ یہود کے قلعوں میں جاتے؟ کبھی بھی نہ جاتے. تو نہ تکلیف آتی نہ کچھ ہوتی. تو خفی ان کا جو لفظ پیچھے تھے نا, پیچھے پڑ کر سوال کرنے اور تحقیق کرنے کو کہتے ہیں. یعنی ایسے لگ رہا ہے کہ جیسے میں نے تو اللہ کے پیچھے پڑھ کے اس بارے میں کوئی بات کر دی ہے, تو لہٰذا ایسی کوئی بات نہیں ہے, میں نے ان ساری باتوں کو اللہ سے نہیں کریدا اور مجھے غیب کو جاننے کی ضرورت بھی نہیں ہے. یہاں سے آپ دیکھیے گا کہ توحید کا ذکر شروع ہو رہا ہے. اور اس پوری صورت میں ہم نے قوموں کے زوال کی کہانیاں پڑھی تھی, اور ہر قوم کے ڈوبنے یا ان کے تباہ ہونے کے پیچھے شرک کی قباحت تھی. کیونکہ اگر قوم میں شعیب نے اکنامیکلی یا مالی معاملات میں خرد برد کی تو اس میں بھی کمی توحید ہی ہوتی ہے, اگر قوم لوط نے نفس کی خواہش کو فالو کیا تو اس کے پیچھے بھی توحید کی کمی تھی. تو یاد رکھیے کہ یہ ہمارے ایمان کا ایک بہت بڑا حصہ ہے کہ نفع اور نقصان کا مالک اللہ ہے, غیب اللہ کے ہاتھ میں ہے. اور یہاں دیکھیں لفظ خیر ہے نا, تو خیر کا لفظ مال کے لیے آتا ہے. یہاں یہ بھی مراد ہے کہ پھر اتنی مشکلات سے ہی ایک ایک مہینہ چولہا نہیں جلتا تھا, اگر غیب پتا ہوتا تو میں تو سارے پیسے مال خزانہ لے لیتا. آج بھی آپ دیکھیے کہ لوگوں کو اگر خیر کا پتا ہو کہ کیا ہونا ہے تو لوگ وہ سکیمیں خرید لیں جس میں پرائز بانڈ نکل, वो लॉटरी खरीद लें जिसमें निकलना। चंद दिन पहले किसी ने एक बड़ी खूबसूरत तस्वीर भेजी इसी सोच को उभारने के लिए, अच्छी लगी कि उन्होंने बेसिकली जो मैसेज था उस सारी का, आपको शायद मालूम होगा कि मैं भी 2 वीक पहले एक मलेशियन एयरलाइन का तैयारा जो था वो गुम गया, नहीं मिला या अभी मिल गया मुझे नहीं पता। तो वो उसके ऊपर एक बहुत ही खूबसूरत मैसेज था कि अगर हकीकत में लोगों को ये पता है कि भाई चीजें गैब की खबरें, तो बुलाओ आज, वेयर आर योर फॉर्चून टेलर्स, उनको बुलाओ और उनसे पूछो कि वो मलेशियन एयरलाइन का तैयारा किधर है आज, किधर है वो सारे बड़े बड़े दावा करने वाले और वो चैनल्स और वो बड़ी बड़ी खबरें सुनाने वाले लोग जो कहते हैं कि हम तो जमीन के अंदर के भी राज जान लेते हैं। तो इनसे पूछो कि बताओ जरा कि फिर वो सारा वो जहाज किधर है। आज भी आप देखिए कि अगर इंसानों के पास ये सब कुछ हो जिसकी खबरें उनको बाद में वक्त के बाद मिलती हैं, तो फिर आप ये बता सकते हैं कि लोग तो फिर दुनिया में बादशाह हो जाए, कभी किसी का घर टूटे। हमें खुद नहीं पता हमारी औलादें इस वक्त क्या कर रही हैं, हमारे शौहर क्या कर रहे हैं, शौहरों को बीवियों का नहीं पता। तो याद रखिए कि अपना अकीदा दुरुस्त करें, इसलिए कि बहुत जगह ईमान बिगड़ता है। आज हम जरा थोड़ा सा आगे चले जाएंगे तो फिर आपको कुछ चीजें दिखाऊंगी जिसको देखकर आप देखेंगे कि जब इंसान की अक्ल मारी जाती है, जब उसकी खोपड़ी घूमती है, तो वो किस तरह से शिर्क की दलदलों में फंस जाता है। तो बिल्कुल यही चीज यहां कहकर कहा कि मैं तो एक इंसान हूं, क्या है, इन्ना इल्ला नज़ीरुम व बशीर। यहां से देखिए नबी सल्लम का खुद को नजीर और बशीर कहना एक ऑनर है। अल्लाह के नबी नजीर कैसे थे कि आपने लोगों को बुरे कामों पर रोकना अपनी जिंदगी का मिशन बनाया था। वही याद कीजिए वाकया सब्त, लोगों को बुराई करता देखकर आप खामोश नहीं रहते थे, तड़पते थे। और बशीर लोगों को खुशखबरियां दे, लोगों को नेकियां करते देकर खुश होते थे, उनकी लैग पुलिंग नहीं करते थे। जब लोग उनसे पूछते थे कि बताओ ये काम करूं ना करूं, तो ये नहीं कहते थे सोच लेते हैं देखते हैं किधर है और क्या है। तो इस तरह की चीजें जो होती हैं ये इंसान की जिंदगी में ये अपनी तब्दीलियों को पैदा करने के लिए जरूरी होती हैं कि वो अल्लाह के नबी का सही मुकाम पहचाने। फिर आप देखिए कि इसी तरह से यहां एक और चीज भी पता चलती है कि मैं नजीर हूं वो बशीर हूं लिकौमी यूमिनून। क्या अल्लाह के नबी सल्लम सिर्फ ईमान वालों के लिए नजीर और बशीर थे? तो जवाब क्या है कि नहीं, थे तो सबके लिए, लेकिन फायदा सिर्फ ईमान वाले उठाते हैं। असल बात यह है। एक और बात इस आयत से पता चलती है कि ये जिंदगी इम्तिहान की जिंदगी है। नबी हो, वली हो, पैगंबर हो, कोई भी हो, दुख सुख तो आएगा। नबी को कितनी तकलीफें आई, हर वो तकलीफ नबी को आई जो बहुत सारे लोगों को मिलके आती है। मैंने जब करवाया था एक मुख्तसर सेशन तजवीज सीरा का, दुर्रे यतीम और डेजर्ट ऑफ द रोज, एक मक्की दौरा एक मदनी दौरा, वेबसाइट पे मौजूद है, आप उसको चंक्स में सुनेंगे तो 2-3 स्टेप्स में आपको पूरी सीरत समझ आ जाएगी। तो उसमें ये बताया था कि किसी इंसान को जो तकलीफ हो सकती है, मसलन आप देखिए कि बच्चा पैदा हो और उससे पहले उसके बाप की डेथ हुई हो, जुबान जदे हम क्या आता है, हाय बेचारा बाप का इंतकाल हो गया। पहले बचपन में मां का मरना, प्यारे दादा का फौत होना, फिर आप देखिए कि चचा ने पाला, ये भी एक महरूमी की बात है, फिर गुर्बत, फिर उसके बाद अपने से 15 साल बड़ी उम्र की एक औरत से शादी जो पहले से 2 दफा शादीशुदा बच्चों वाली औरत। ये तो वो तकलीफ है ना जो नबी की मिशन की जिंदगी से पहले की है। और अगर आप आपकी जो नबूवत की जिंदगी की तकलीफ है उसको गिने तो ये उंगलियों की पोरें खत्म हो जाएंगी, लेकिन ये सब तकलीफें हैं। बेटा कोई नहीं बचा जिंदगी में, बेटियां आपकी जिंदगी में 2 फौत, आखिरी एक बेटी जिंदा रही, बाकी सब बच्चे जिंदगी में फौत हो गए, आपकी बीवियों का इंतकाल, आपके चचा का इंतकाल, कौन सा गम, कौन सा दुख, कौन सी तकलीफ है जो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम को नहीं पहुंची। लेकिन बात यह है कि जब इंसान गलूफ पे आता है तो इस किस्म की कहानियां घड़ घड़ के दूसरों को भी बस दफा इन चीजों में ले जाता है और खुद भी ऐसी चीजों पे चला जाता है। तो हमारा अकीदा नबी के बारे में भी दुरुस्त होना चाहिए। अब इसके बाद अगली आयतों में अल्लाह सुबहान तआला ने एक खास किस्म के शिर्क का तस्करा किया है। शिर्क का मौजू ये जहन में रखिएगा, लेकिन बीच में शौहर और बीवी के ताल्लुक की खूबसूरतियां भी बयान की गई हैं। आइए इसको एक स्ट्रेच में पढ़ते हैं, आयत 189 से। हुवल्लज़ी खलककुम मिन नफ्सिन वाहिदा, वही है जिसने तुमको पैदा किया एक जान से, वजअल मिन्हा ज़ौजहा, और उसी से बनाया उसके जोड़े को। नफ्से वाहिदा से कौन मुराद है? آدم علیہ السلام. سورۃ نساء کا شروع یاد آیا؟ یا ایہا الناس والی آیت کے بعد جہاں آیا تھا لفظ زوجہا کون ہوئی؟ بی بی حوا مراد ہے. اور اگر وہاں سے لیں تو بعد والے ہر شوہر اور بیوی کا تذکرہ ہے. کیوں زوج اس کی پیدا کی؟ لیسکن الیہا, تاکہ وہ اس کے پاس سکون حاصل کرے. یہاں دیکھیے کتنی بڑی حقیقت ہے جس کو آج پانے کے لیے ویسٹ مارا مارا پھر رہا ہے. ان کے گیجٹس, ان کے ہبل اور ان کی مشینیں اس راز کو نہیں پا سکی کہ سکون بیوی کے پاس ہے. یہ آج کہاں ڈھونڈتے ہیں؟ آج کی انسانیت سکون کی تلاش میں ہے, مانتے ہیں؟ آج اگر آپ نے کسی نان مسلم کو اسلام کی طرف اٹریکٹ کرنا ہے نا, تو آپ یہ کہیے کہ آئی گاٹ پیس فرام اسلام. اسلام جو ہے یہ سکون دیتا ہے. اور یہ لوگ بےچارے سکون کو پانے کے لیے, آپ دیکھیے ڈرگس کیا ہے سکون پانے کے لیے, شراب کا نشہ کیا ہے سکون پانے کے لیے, سیڈ سانگز کیوں سنتے ہیں لوگ سکون پانے کے لیے, شامیں ویکینڈز نائٹ کلبز اور ہوٹلز اور پارٹیز میں کیوں جاتے ہیں سکون کی تلاش میں, الگ شاپنگ کیوں کرتے ہیں, گدے نرم کپڑے جس سکون سکون. تو ان کو نہیں پتا کہ اللہ نے یہ سکون شوہر بیوی کے پاس رکھا ہے. میں سوچتی ہوں کہ ہم عورتیں اگر اللہ کو تھینک یو لیٹر بھیج سکے نا, تو اس آیت کو پڑھنے کے بعد بھیجے کہ تھینک یو اللہ تعالیٰ. اور خاص طور پہ جو میرڈ خواتین ہیں, کہ اللہ نے دنیا کی قیمتی ترین چیز بیوی کے پاس رکھ دی. اور مزے کی بات دیکھیے, دو باتیں بولوں گی, لکھ لیں. سکون جو ہے نا اصل میں جنت کی چیز ہے. جیسے کچھ چیزیں نا کہ وہ بنتی کہیں اور ہیں, لیکن پھر اس کو وہاں سے امپورٹ ایکسپورٹ کر لیا جاتا ہے نا, باہر بھیج دیا جاتا ہے, دوسرے ملکوں میں آ جاتی ہیں. لیٹس سی, مثال ہے کہ چائے اگر کینیا میں بنتی ہے تو پھر ساری دنیا میں وہاں بھیجی جاتی ہے, لیکن کینیا والوں کے پاس تو پھر چائے بہت ہونی چاہیے نا پتی. سمجھ گئے نا, مثال دی ہے مجھے, صحیح دی ہے کہ غلط دی ہے یہ مجھے نہیں پتا, سنا ہوا بچپن سے. بہرحال اب آپ دیکھیے کہ سکون بذات خود جنت کی پروڈکٹ ہے. سکون جنت میں ہوگا. اس دنیا میں سکون صرف دو چیزوں کے ساتھ قرآن میں آتا ہے. ایک تو یہ آ گیا لیا سکون لے گا, اور بالکل یہی مضمون ہم جا کے سورۃ روم کی آیت 21, سورۃ روم کی آیت 21 میں بھی پڑھیں گے. وَمِنْ آیَاتِهِ أَنْ خَلَقَ لَكُم مِّنْ أَنفُسِكُمْ أَزْوَاجًا لِّتَسْكُنُوا إِلَيْهَا, اور یہ اس کی نشانیوں میں سے ہے کہ اس نے تمہاری ہم نفس بیویاں پیدا کی تاکہ تم ان سے سکون حاصل کرو. وَجَعَلَ بَيْنَكُم مَّوَدَّةً وَرَحْمَةً, اور اس نے تمہارے درمیان محبت یعنی ود اور رحمت پیدا کی. تو یہاں بات ہوئی بیوی کے ساتھ سکون کی. دوسرا سکون آگے آنے والا اگلی آیتوں میں, آپ اگلی سورت میں پڑھ لیں گے کہ الا بذکر اللہ تطمئن القلوب. تو اب آپ ان دو باتوں کو ذرا جوڑیں. قرآن کی آیتوں کو جب مختلف جگہ سے اکٹھا کرتے ہیں نا تو بڑا ذہن کھلتا ہے. آپ دیکھیے کہ بیوی بندے کی زندگی کا آدھا ہاف ہوتی ہے, بیٹر ہاف کہتے ہیں نا اس کو عرب انگلش میں بیٹر ہاف کہتے ہیں. اور نبی صلی اللہ علیہ وسلم کی ایک حدیث سے پتا چلتا ہے کہ جس نے نکاح کیا اس نے اپنا آدھا ایمان محفوظ کر لیا. آدھا کیسے محفوظ کیا؟ کیونکہ آپ دیکھیے کہ ایک مرد کی زندگی دیکھیں تو اگر اس کی زندگی کا اس کی معیشت معاشرت سونا جاگنا کھانا پینا تو گھر سے متعلق ہے نا, اور گھر بنتا ہے بیوی سے. باقی آدھا کس کے ساتھ ہے؟ جس میں انسان کی عبادات ہیں, جس میں انسان کا اللہ کے ساتھ تعلق ہے. تو آپ کہہ لیجئے کہ گھر کی زندگی کے سکون میں بیوی جس طرح اہم ہے, باہر کی زندگی میں اللہ کی کتاب. جس کے پاس یہ دو چیزیں آ گئیں اس سے بڑا کوئی خوش قسمت ہے. ایک موقع پہ ایک شخص نے اپنی تنگ دستی کا ذکر کیا اور کہا میں غریب ہوں. وہ آپ نے کہا اچھا یہ بتا کہ کیا تیری شادی ہوئی ہے, تیری بیوی ہے؟ کہا جی اللہ کے نبی, بڑی اچھی بیوی ہے, نیک بیوی ہے. کہا اچھا تیرے پاس اتنا کو گھر ہے کہ کفایت کرے؟ گا جی اللہ کے نبی گزارے کا گھر بھی ہے. کہا کہ تیری زبان اللہ کا شکر کرنے لیے, زبانن ذاکرن جو قلبن شاکرن, یعنی روایت ہے پوری طویل, دو تین روایتوں میں سے خلاصہ جو جمع ہے. تو اس نے کہا جی اللہ کے نبی. تو کہا کہ وہ بندہ تو بادشاہ ہے اس دنیا میں, وہ شخص بادشاہ ہے کہ جس کی اچھی بیوی ہے اور جس کا دل شکر والا ہے اور جس کی زبان ذکر سے تر رہتی ہے. آج ہم کس طرح روتے ہیں, چھوٹی چھوٹی باتوں پہ جھگڑے, چھوٹی چھوٹی باتوں پہ کلیشز. ایسے لگتا ہے کہ ہم اس دنیا کو جنت بنانے چاہتے ہیں. تو پتہ کیا چلا کہ سکون صرف بیوی سے ملے گا, گرل فرینڈ سے نہیں, سیکٹری سے نہیں ملے گا, لیونگ ٹوگیدر سے نہیں ملے گا. اور جس مرد نے اپنی بیوی کو سکون سے محروم کیا اس کو کبھی سکون نہیں ملے گا. बीवी मर्द को सुकून कब देगी? जब मर्द उसको सुकून देगा। ये भी याद रखिए। औरत अल्लाह सुब्हान तआला का एक शाहकार है, मैं तो ऐसे ही कहती हूँ। आप इसको माँ के रूप में देखें तो आपको फूलों की नरमी दिखेगी, आप इसको बहन के रूप में देखें तो एक ढारस देने वाली बड़ी खूबसूरत ऐसे गिरती दीवार को सहारा देने वाली ईंट लगेगी, आप अगर इसको एक बेटी के तौर पे देखें तो आपको एक बिल्कुल खिलती हुई कली दिखेगी, और बीवी के साथ देखेंगे तो ऐसे लगेगा कि आपके साथ कंधे से कंधा चलाने वाली आपकी बेहतरीन साथी है। अल्लाह ने इस औरत को इतना खूबसूरत बनाया, कई इसके ऊपर आपको कोटेशंस मिल जाएंगी कि फूलों की नरमी और खुशबू के झोंके और क्या कुछ मिला तो फिर औरत बनी है, तस्वीर जन से कायनात में रौनक। हाँ, हकीकत है, औरत अल्लाह का शाहकार है, और हम इस पर अल्लाह ताला का लाख शुक्र करें कि उसने हमें औरत बनाया। लेकिन बाज़ दफा होता क्या कि हम अपने औरत होने को औरत रखते नहीं है, और खास तौर पे इस रिश्ते में आज सुकून क्यों नहीं दिखता? मैं नॉन मुस्लिम्स की बात नहीं करती, हम मुसलमान घरानों में भी क्यों बेसुकूनी है? मैं तो ऐसे सोचती हूँ कि मुझे सिर्फ इसलिए लोग कांटेक्ट कर लेते हैं कभी कभी कि मैं आपको बात अच्छी बताऊं, ये अल्लाह की तरफ से जो बात पढ़नी होती है उसके लिए साफ बन जाता है। रोती तड़पती बीवियां फोन करती हैं, ये हो गया, मियाँ ने ये कह दिया, वो कह दिया, यानी मैं अपने दिल में इस तरह गुदाज इस वक्त भी महसूस कर रही हूँ कि अल्लाह मेरी उस बहन पे खैर कर दे जो अपने शौहर की तरफ से परेशान है। लेकिन हालात क्या है कि हम सब असल में अपनी जिंदगी का असल हुसन नहीं समझे। सूरह बकरा में हम पढ़ चुके, हुन्ना लिबासुल्लकुम वअन्तुम लिबासुल्लहुन, वो तुम्हारा लिबास है तुम उनका लिबास हो, मेयार तो वही मिल गया था। देखिए कौन से कपड़े अच्छे लगते हैं, चुभने वाले, अकड़े हुए, कलफ लगे हुए, नहीं सॉफ्ट कपड़े अच्छे लगते हैं। तो आप अपने आप को सोचें कि मैं अपने शौहर का लिबास हूं, तो जितनी सॉफ्ट, जितनी फ्लेक्सिबल, जितनी स्ट्रेची, जितनी शाइनी होंगी उतना उसको सुकून मिलेगा। और बीवी हो अकड़ी हुई गर्दन वाली बिल्कुल कलफ वाले कपड़े की तरह, तो मर्द को सुकून मिलेगा। वो गर्लफ्रेंड के तौर पे होगी तो बहुत खुश है कि ठीक है, वो भी उसको यार के, वो भी उसको यार के, और वो भी उसका नाम ले, वो भी नाम ले, लेकिन जब वो बीवी बनेगी उसकी अकड़ कुछ कम होनी ही पड़ेगी। लेकिन जो औरतें अपने अंदर एक खुन्नस भरी होती है ना, जिसके अंदर दिमागों में बड़ापन होता है ना, तुम बड़े बाप की बेटी हो, तुम्हारे पास ये है, तुम वो, तुम ये, तो याद रखिए कि वो फिर मर्दों के साथ भी नहीं झुकती। फिर दूसरी बात एक और जहन में रख लीजिए कि इस रिश्ते की खूबी देखिए कि दुनिया में इंसान को भेजने के बाद सबसे पहला रिश्ता क्या बना? माँ बेटे का नहीं, भाई बहन नहीं, ज़ौजहा मिन्हा इलैहा। सूरत निसा में पढ़ा, जहां पढ़े सूरत जाके रूम में पढ़ेंगे, तो पहला रिश्ता बीवी का शौहर से बना, इससे इस रिश्ते की खूबसूरती दिखती है। इसलिए इस्लाम बिल्कुल पसंद नहीं करता कि बिला वजह मुजर्रद रहा जाए, मुजर्रद मीन अकेले रखा जाए, रखा जाए। लेकिन अफसोस की बात है कि आज शादी के नाम से बाज लोगों को कुछ होने लगता, शादी नहीं करनी, वजह क्या ये? देखिए इंसान ख्वाहिश रखे और ना हो तो इसमें अजर है, अपनी इज्जत अजमत को पाक रखते हुए वो लड़के लड़कियां अल्लाह के रस्तों में लगे रहे, देखिए उसमें कितना अजर और सुकून कितना है। लेकिन जानबूझ के कहना कि नहीं करना, ये दुरुस्त नहीं है। फिर इसी तरह आप देखिए कि आज क्यों हालात बदल गए, क्योंकि आज शादी का असल मकसद हम भूल गए। आज शादी एक बिजनेस बनता जा रहा है, आज हम डिमांड करते हैं। बस दफा शादी एक किस्म की डील दिखती है कि हम ये देंगे तब वो देंगे, लड़की इस घर की है तो लड़का उतना बड़े घर का है, और बस दफा हम देखिए कि इतने डिमांडिंग हो जाते हैं कि हम मोहब्बत भी डिमांड करते हैं। आप मुझसे प्यार करें, आप मुझसे कितना प्यार करते हैं? सीधी सी बात है, जितना आप डिजर्व करती हैं। याद रखिए दुनिया में किसी रिश्ते में मोहब्बत भीख के साथ नहीं मिलेगी आपको। कोई मुंह पे आपको 10 दफा कह दे अपनी इज्जत बचाने, जान बचाने के लिए लव यू आई लव यू, आपके मियाँ आपको 10 दफा दिन में कह दें, लेकिन मैं आपको पूरे यकीन से कह सकती हूं कि असल वो आपसे प्यार तब करेंगे जब आप उस प्यार को डिजर्व करेंगी। और फितरत का एक असूल याद रखिए कि देने वाले लेते हैं, जब आप देते हैं तो लेते हैं। अब आज बिगाड़ क्यों है? इसकी बहुत बड़ी वजह मादा परस्ती है, मादियत, मटीरियलिस्टिक होना, फितरत के खिलाफ चले। कायनात का एक खूबसूरत निजाम था, शोहर का एक अलग लाइन ऑफ एक्शन था, बीवी का अलग था, दोनों का माहौल बिल्कुल फर्क था। जैसे ये देखिए कुर्सी और मेज है ना, जहां हम बैठे हैं, कुर्सी झुकी हुई है, मेज ऊपर है खड़ा। आप कुर्सी को ऊंचा कर दें, मेज के बराबर कर दें, क्या आप इस वक्त आराम से बैठ के लिख सकेंगे? नहीं लिखेंगे। तो कुर्सी का बैठना ये कुर्सी का मुकाम था, और टेबल का ऊपर होना टेबल था। चलिए आप कहते हैं कुर्सी की तो बड़ी इंसल्ट है, मेज अच्छा है, तो खाली मेज रख दें, आप क्या करेंगे? जमीन पे बैठ के आप मेज से फायदा उठा सकते हैं? आप कहते हैं हाँ ये तो नहीं, चले ठीक है मेज हटा दो बस कुर्सी ठीक है। तो कुर्सी खाली पे तो फिर भी बैठ जाएंगे, खाली मेज पे नहीं बैठते। बिल्कुल आप कुर्सी को लगा लें औरत और मेज को लगा लें टेबल, इतना सा फर्क तो होना ही पड़ेगा। और बचपन से बच्चियों की तरबियत में ये चीज दे के भेजना चाहिए घरों से उनको कि औरत की असल जगह मर्द से एक बालिश नीचे है। कद देख लीजिए नॉर्मल हालात में, अल्लाह सुब्हान तआला ने पाँव का नाप देख लीजिए, मर्दों का बड़ा होता है औरत का छोटा होता है, हाइट में डिफरेंस होता है, विड्थ शोल्डर देख लीजिए। आज स्वेटर्स लेते देते वक्त क्यों देखते हैं ये लेडीज है कि ये जेंट्स है? छोटे छोटे फर्क कोई माने ना माने ये मौजूद है। तो जब हम फितरत के असूल पे रहेंगे तो हमारी हर चीज रूम टेम्परेचर पे रहेगी। जो जिम्मेदारियां पूरी नहीं करेगा वो जरूर शिकवे पैदा करेगा। आज जुल्म क्या हुआ कि औरत को उठाकर मर्द की जगह पे रख दिया गया और मर्द को उठाकर औरत की जगह पे डाल दिया। जिसने फितरी निजाम में मुदाखलत की ना उसने सुकून छीन लिया। जहाज में बैठने साथ कितनी इंस्ट्रक्शंस देते हैं, अगर हम जहाज के बटनों से खेलने लग जाएं, चलो इमरजेंसी डोर है। मेरा कई दफा तो दिल करता है कभी वहां नमाज पढ़ते हुए ऐसी आउट ऑफ क्यूरियोसिटी कि कभी इसको खोल के देखें होता क्या है, अल्लाह ना करे चलते जहाज में तो नहीं, लेकिन ख्याल आता है ना करके देखे क्या होता है, निजाम बिगड़ेगा ना। आप वो कहते हैं आप बंद कर दीजिए इलेक्ट्रॉनिक्स, आप कहते हैं चलो खोल के देखते हैं होता है क्या, वो कहते हैं फोन बंद कर दो, आप कहते हैं चुपके चुपके सुने क्या होता है, डिसऑर्डर होगा। इसी तरह का डिसऑर्डर आज हमें दुनिया में दिखता है। वो लोग जो दुनिया के जिंदगी के सफर में एक दूसरे को सहारा देने वाले थे, मोहब्बतें देने वाले थे, आज वो एक दूसरे से लड़ने झगड़ने वाले क्यों बन गए? इसलिए कि शादी का असल मकसद शादी नहीं रही। शादी को बासवा याशी का जरिया समझा जाता है, जिम्मेदारियों का नहीं। हम शादी के दिन को अपनी सारी तमन्नाओं का माहौर बना देते हैं। शादी का दिन ऐसे होता है कि बस पहला और आखिरी दिन है खुशियों का, और अमूमन ऐसे ही होता है। शादी वाले दिन जो लोग खुश होते हैं उसके तीसरे चौथे दिन के बाद से शिकवे गिले और लड़ाइयां झगड़े शुरू हो जाते हैं। किसी एक सिस्टर ने कहा कि हमारी पहली लड़ाई शादी के शायद तीसरे दिन हो गई थी। वल्लाह होती है ये, देखिए एक दो दिन तो बंदा बर्दाश्त कर लेता है, जब आदत ही बदली हुई होगी तो तीसरे दिन से ज्यादा बंदा नहीं बदल सकता, तो लिहाजा बर्दाश्त नहीं कर सकता। इस मामले में इंसान को बहुत केयरफुल रहना चाहिए, अपनी जिंदगी को रखे। अब आपके जहनों में जितने सवाल आते हैं वो मेरे भी जमाने में आ रहे हैं, जहन में आ रहे हैं कि अच्छा फिर शोहर कॉपरेट ना करें, ये ना करें वो ना करें, तो पहली बात देखिए कि जिन जो शोहर बन गए हैं अब आपने ही चुना था उनको, आपके पेरेंट्स का फैसला था, अब उन्हीं के साथ निभा करना है। दूसरी बात है कि कुरान आप पढ़ रही हैं वो नहीं पढ़ रहे। जब तक आप अपनी जगह रखे रखने के साथ साथ, यानी अपनी जगह नहीं छोड़नी, हमारा हमारे कल्चर की बहुत बड़ी गलती क्या है कि जब बीवी को ओबीडियंसी सिखाई जाती है तो साथ ही उसको हलाल हराम का फर्क नहीं बताया जाता, लिमिट्स एंड उसकी जो बाउंड्रीज हैं उस वो नहीं बताई जाती, तो फिर लड़कियां बिल्कुल ही पांव की जूती बन जाती हैं, वो काम भी शौहर को के लिए करने लग जाती है जो नहीं करने होते। तो बहुत ज्यादा क्लियर कट इंस्ट्रक्शंस के साथ बेटियों को भेजना चाहिए। और आप और मैं कुरान पढ़ते हैं तो कम अज कम कुरान हमारे साथ ये मामला तो करता है कि हमें बिल्कुल खोल के बताता है। दीनदार औरत का मतलब बेवकूफ औरत नहीं होती, वो उल्लू बनी हुई औरत नहीं है कि आप उसको जो गलत काम के वो कर ले। और जब आप बाकी अपनी सारे काम अच्छे करते हैं तो आपका हक है कि आप उस वक्त बोल सकते हैं। तो ला तातली मखलूकिन फी मासियतिल खालिक, यहां जो चीजें ना इसको फील करें। यहां सख्ती गर्मी की बात नहीं, ये मिजाज की बात है। जैसे टेक्सचर होता है ना एक चीज का टेक्सचर, औरत बाय टेक्सचर सॉफ्ट होनी चाहिए, चाहे वो रिलीजियस बात करे या नॉन रिलीजियस बात करे। उम्मीद है कि इतनी बात समझ आ गई होगी, आगे चलेंगे तो कुछ बातें और भी समझ आएंगी। अब शौहर और बीवी के ताल्लुक की तरफ इशारा है। फलम्मा तगश्शाहा, बस जब वो शौहर ढांप लेता है उसको, हा के नीचे लिख लीजिए फीमेल मुअन्नस है, फीमेल ज़मीर है यानी मुअन्नस है, मर्द औरत को ढांपता है। हमलत हामिला हो जाती है, ता जो है यहां मुअन्नस की है, फिर क्या होता है हमलन खफीफन, हल्का सा हमल रह जाता है फिर भी, फमरत भी ही, तो वो औरत उसके साथ चलती ही रहती है। एक स्ट्रेच में पढ़ेंगे। तो जब वो शौहर ढांप लेता है उसको, यानी अपनी बीवी को, तो इसे हमल हो जाता है, हल्का सा हमल, तो वो इसके लिए, इसको साथ लिए लिए चलती ही फिरती है। यहां देखिए कि शौहर और बीवी के ताल्लुक के लिए किनायतन, किनाया समझते हैं, रैपिंग, बात समझ आ जाए लेकिन वर्ड्स जो हैं वो बड़े ढके छुपे हों। यहाँ इशारा है शौहर और बीवी के जिस्मानी ताल्लुक की तरफ, इंटरकोर्स की तरफ। दूसरी बात देखिए कि यहाँ अल्लाह सुब्हान ताला ने एक हल्का सा इशारा दिया, फितरी तरीका, और फितरी तरीका यही है। गो की इजाजत मौजूद है, पीछे आप पढ़ चुके हैं कि बीवियां तुम्हारी खेती हैं, तुम जिस तरह से भी आना चाहो, उसमें गुनाह नहीं, हराम नहीं, लेकिन फितरत का तरीका यही है जिसका इशारा इसमें आया हुआ है, ठीक है। और तगश्शा का जो लफ्ज है, गशी, गशावतुन, पीछे आप पढ़ चुके ढांपने के मानों में। फिर इसके बाद आप देखिए यहां लफ्ज आया हमलत और हमलन। हमल एक लफ्ज होता है, वो बोझ, इसको लिख लीजिए फर्क थोड़ा सा। हमल कहते हैं वो बोझ जो पेट उठाए या दरख्त उठाए, दरख्तों पे जो फल लगता है ना, इसको भी हमल कहते हैं। ये खुशगवार बोझ होता है। अब आप महसूस कीजिए कि ये पेट आगे होता है ना, तो ये वो बोझ है जो आगे की तरफ झुकता है, और दरख्त की भी शाखों के आगे फल लगता है ना, तो वो झुकती हैं। इसके बरक्स जब हमल की बजाय हिमल हो, ये भी आगे आएगा कुरान में, तो हिमल होगा तो वो बोझ जो कमर पे उठाया जाए, बैक पे उठाया जाए, ये नागवार बोझ होता है, जैसे इस सिर पीछे पड़ा, ठीक है। हफीफन में इशारा है इधर नुतफे से मुदगा और मुदगे से अलका, यानी बिल्कुल जब प्रेगनेंसी का आगाज होता है तो औरत को खुद भी नहीं पता चलता कि वो प्रेग्नेंट है कि नहीं है, औरत बिल्कुल नॉर्मल होती है, आम हालात होते हैं, नाकाबले बर्दाश्त। ये देखिए अल्लाह ताला की कुदरत की कितनी बड़ी निशानी है, माँ को भी नहीं बाज़ुकात पता होता कि क्या होता है। फिर क्या होता है, वक्त गुजरता रहता है, फलम मसकलत, फिर जब वो बोझल होती है। इस आयत में जितने एंड पे ता साकिन वाले आ रहे हैं ना, ये मोनस के हैं, रूट के नहीं है, इसलिए गलती ना की जाए। फमर रहता है, अगर ये लफ्ज आपको रूट वर्ड्स में दे दिया जाए तो रा ता एंड वाली ता नहीं है बल्कि मर रहा, मीम रो रहा, ठीक है, मरूरे अय्याम उर्दू में भी बोलते हैं। तो फमर रत भी ही चलती है उसको लेकर भी, फलम, इससे क्या पता चलता है कि प्रेगनेंसी में बैठ नहीं जाना चाहिए, ये लिख लें, मर्रत भी चलती रहती है। और हकीकत हमारी नानियां दादियां आखिरी दिन तक चलती रहती थी, आज तो जब तक पता ना चले तो लड़कियां भी नॉर्मल होती हैं, जिस दिन टेस्ट होके आ गया पता चल गया उसी दिन बेड रिटन, अब जी बेड बेड रेस्ट कहा हुआ है, अब ये कितनी हैरत होती है। आज जितनी आसाइशें, जितनी नेमतें, जितनी वाइटामिन और पता नहीं क्या क्या वो क्या क्या पीते पिलाते हैं, और फार्मूलाज और ताकत की दवाइयां, उतनी लड़कियां बीमार ऐसे मौकों पे आप देखिए कि नहीं ढाल हो जाती हैं। फमर्रत भी ही, इसको लिखिए, चलती रहे औरत, बैठे नहीं। आप पढ़ेंगे सूरह मरियम में, इस पर बड़ी डिटेल आएगी कि क्या प्रेगनेंसी और डिलीवरी के अंदर औरत को रवैया अख्तियार करना चाहिए। आज ये भी गैर फितरी तरीका है, इतने नरम मिजाज और अपनी बच्चियों की तरबियत ही हमने ऐसी कर दी, इतनी सी बीमारी नहीं सह सकती। तो याद रखिए, प्रेग्नेंट होना कोई बीमारी नहीं है, ये अल्लाह की नेमत है। इस नेमत को लेके जितना इंसान इसको पीछे कर दे, और जब हर हफ्ते चेकअप के लिए डॉक्टर के पास जाएंगे तो जहनी तौर पर बीमार तो समझेंगे, पता चल गया ना प्रेग्नेंट है, भूल जाए, कोई डॉक्टर नहीं कुछ नहीं, जब होगा तो देख लेंगे। ये डॉक्टर्स पे जाके और प्रिकॉशंस लेके आना और सास को कहना उन्होंने बेड रेस्ट कहा है मुझे, वो कहेंगे अच्छा फिर अम्मा के घर जाओ, मैं तो तुम्हें इस तरह नहीं रख सकती, फिर उठा के आपको अम्मा के घर भेज देंगे, तो फिर वो कहेंगे अच्छा वहां ऐश कर रही है, चलो अब आ जाओ, ठीक हो गई होगी, यानी कितने झोल है। बहरहाल अब इसके बाद क्या हुआ, फलम मसकलत, फिर वो बोझल होती है, इशारा है प्रेगनेंसी के बढ़ने के दिन, यानी आगे वाले दिन, जरा उसका वजन बढ़ने लगा, वेट गेन किया। दावल्लाह, ये दोनों पुकारते हैं, यहां देखिए दावा के आगे अलिफ है ना, इसके आगे नून था, ये तस्निया है, ड्यूल है, दोनों पुकारते हैं, मत शौहर और बीवी दोनों पुकारते हैं, रब्बहुमा, उन दोनों के रब को, ये मुराद है, यानी जब प्रेगनेंसी होती है तो शौहर और बीवी दोनों रब को पुकारते हैं। क्या कहते हैं, इससे पहले आप इन्वर्टेड कॉमास लगाना चाहें तो ये लगा सकती हैं, क्या कहते हैं, लाइन अतैतना सालेहन, अगर तू हमें सही सालम बच्चा अता करेगा, लनकूनन्न मिन शाकिरीन, तो हम तो तेरे शुक्रगुजार बंदों में से होंगे। फितरी बात है, जब औरत प्रेग्नेंट होती है और खास तौर पे जब पहला बच्चा होता है, तो खौफ होता है कि बच्चा ठीक हो, सही बच्चा हो, नेक हो। सालेहन में यहां दो तरह के सालेह मुराद हैं। नंबर एक सलीमुल जिस्म, यानी हैंडीकैप ना हो, बच्चे का कोई पार्ट जो है वो मिसिंग ना हो। और दूसरा सलीमुल फितरत, बेऐब हो, बेनक्स हो, तबीयत अच्छी हो, उसके अंदर कोई खराबी ना हो। और आप देखें, ये फितरी खौफ है, हर माँ बाप के दिल में होता है। किसी मजहब, किसी कल्चर के लोग हों, ये सब कुछ इसी में होता है, ठीक है। और ये चीज मौजूद होती है कि इस तरह के हालात हों। अच्छा, अब क्या होता है फिर उसके बाद, आयत 190, फलम्मा आता हुमा सालेहन, फिर जब अल्लाह ने इनको अता कर दिया सही सालम बच्चा, अब बच्चा हो गया, जाला लहू शुरका अफीमा आता हुमा, तो ठहरा लिए इन्होंने इसके शरीक इसमें से जो अल्लाह ने इनको अता किया था। ये देखिए जरा कैसी अजीबोगरीब बात है कि जब तक बच्चा नहीं होता, पुकारते किसको थे? दावल्लाह, अल्लाह को पुकारते थे। लेकिन जो ही वो बच्चा हो गया, फिर क्या कहते हैं वो शरीकों के नाम, मसलन इमाम बख्श, क्या मतलब इस नाम का, इमाम ने बख्शा, पीरा देता, पीरों ने दिया, नबी बख्श, क्या मतलब है, नौसुबिल्ला। बहुत सारे लोगों को पता भी नहीं कि उनके नाम ही मुशरिकाना है, बंदा अली, नौसुबिल्ला, कनीज फातिमा, और इस तरह के और नाम बहुत सारे होते हैं। यानी जब बच्चा हो जाता है तो उसको शरीक बनाते हैं। चले, ये तो नाम थे शरीक बनाने के, और कैसे लोग शरीक बना देते हैं आज के दौर की कोई मॉडर्न रस्म, गोद भराई, बेबी शावर। जब आप बच्चे का बेबी शावर करते हैं और लोग आपके घर में गिफ्ट लेके आते हैं, और ब्लू भी लाते हैं और पिंक भी है, क्योंकि आपने पहले पता चला लिया, किसको पता है कि ये बच्चा होगा, पहली बात है। और खुदा न खास्ता मिसकैरेज हो जाए या डिलीवरी में कुछ प्रॉब्लम हो जाए, तो वो सारी चीजों को देख देख के माएं जहनी मरीज होती हैं। और ऐसी एक माँ की बात मुझे याद आ रही है कि बच्चा नहीं बचा तो वो कहती, वो तोहफे अब मुझे खाने को दौड़ रहे हैं, घर तो पहले ही भर जाता है बच्चों के आने से पहले ही नीले पील की चीजों के साथ, और सारे लोग लेके आ जाते हैं। तो याद रखिए कि ये चीज तवक्कुल के खराब है, खिलाफ है, तवक्कुल के खिलाफ है। बच्चा जब होगा अल्लाह उसका रिस्क देगा, बच्चा आएगा ना अल्लाह चीजें भी आपको दे देगा। पहले दौर में ढक छुप के ये काम होते थे, बच्चे पैदा हो जाते थे ना, फिर माए वो निकाल के चोरी चोरी सिए हुए झपले निकालती थी, फिर छोटे बच्चे, बड़े बड़े बच्चे, फिर अच्छा ये इसके लिए सिल रहा था, हमें नहीं पता, हम समझे आप गुड़िया के कपड़े सी रही हैं। आप लोगों ने ऐसी सुनी नहीं ना बेवकूफियां। आज तो बच्चे पेट पे मां के हाथ रख के कहते हैं कि बेबी इज इनसाइड, बिलीव मी, मैंने खुद देखा है पहले वो। और क्या कहते हैं, हम इस बच्चे का माइंड बना रहे हैं, माइंड बना रहे हैं, ये माइंड बन रहा है, उसकी मासूमियत छीन रहे आप। जब आप 7-8 साल के बच्चे को उसकी पूरी बॉडी अंदर से पढ़ा देते हैं, और 7-8-9 साल के लड़के लड़कियों को इकट्ठे पढ़ाकर पूरा लड़कियों का सिस्टम पढ़ा देते हैं, तो क्या फिर ये गे मैरिजेस अलाउड नहीं हो जाएंगी 2-4 सालों में? हो गई है तो क्यों इसमें आप परेशान है? जो रास्ता, जिस दरवाजे को खोलेंगे रास्ता उसी में जाएगा। तो याद रखिए कि ये सब चीजें फितरत के खिलाफ है। अब ये बात यहां तो हमने अपने आज के माहौल में पढ़ ली, जिस माहौल में ये हुआ था उस माहौल में क्या होता था? बच्चा जब पैदा होता था ना, तो उसको अपने बुतों के नाम पे डिवोट करते थे, बुत के सामने पेश करते थे, बाज दफा मंदिरों में ले जाकर। और आज भी ऐसा होता है हिंदू धर्म में, तो जो वहां के प्रीस्ट या जो उनकी जुबान में जो भी साधु होते हैं, फिर वो उनसे जाके उस बच्चे को कुछ ना कुछ खिलाते पिलाते थे। इसी तरह कुछ कल्चरों में क्या होता है कि जब बच्चा पैदा हो तो चांदी की जुबानें, ये भी किसी की बात मैंने खुद सुनी कि कहीं गई तो कब्र थी, कोई किसी कब्र पे, तो बाहर छोटी छोटी दुकानें होती है ना, तो वहां क्या बिक रहा है, बॉडी ऑर्गन्स बिक रहे हैं चांदी के, सोने के बने हुए, यानी आंख बनी हुई है, आप सोचिए जुबान बनी हुई है चांद। तो उन्होंने पूछा कि ये क्या, तो उन्होंने कहा कि प्रेग्नेंट औरतें आती हैं और यहां से जुबान खरीद के तो कब्र पे चढ़ाती हैं, क्यों, कि बच्चा गूंगा ना पैदा हो, यहां से कान खरीद के डालती हैं, और अगर किसी के गूंगे बहरे पैदा हो चुके तो वो भी यही करते हैं कि यहां से ला के इन बाबा जी के नाम पे इधर से उधर और उधर से उधर करते हैं, और कहते हैं कि ये बाबा जी हैं जो इस बच्चे के साथ मामला करेंगे। अल्लाह ताला कहते हैं कि देखो, जाला लहू शुरका फी माता हुमा फताल अल्लाह अम्मा युश्रिकून, अल्लाह बहुत बुलंद वाला है इनके इस शिर्क से जो ये करते हैं। मेरे साथ ही लगा दे, اللہ ان کے سارے شرکوں سے بے نیاز ہے، یہ جو کچھ کرتے ہیں نا اللہ تعالیٰ اس سے بے نیاز ہے. سورت نحل آیت 20 اور سورت حج آیت 73 میں بھی آپ یہی بات پڑھیں گے، جس میں شرک کا رد ہے کہ والذین یدعون من دون اللہ، یہ وہ لوگ ہیں جو اللہ کے سوا دوسروں کو پکارتے ہیں. اور اسی طرح سورہ حج کی آیت 73 میں مکھی کی مثال دے کر اللہ نے اس طرح مکھی جو ہے وہ لوگوں کو کے پاس سے کچھ لے جائے تو وہ اس کو واپس نہیں لا سکتے، تو باقی چیزیں کہاں لے کر آئیں گے. تو بہرحال آپ دیکھیے کہ یہ وہ چیزیں ہوتی ہیں کہ جو انسانوں کی زندگی میں بہت ہی زیادہ تباہی پیدا کر دیتی ہیں. آپ دیکھیے کہ شرک جیسی چیز جس سے نفرت ہے، جس کی بنیاد پہ جنت اور جہنم کے فیصلے ہیں، اس کو اگر ہم اپنی زندگی میں لے آئیں گے تو پھر باقی چیزیں ہماری زندگی میں کہاں ختم ہوں گی؟ آج کے مسلمان کہاں بے حیائی ختم کریں گے اگر شرک ختم نہیں کیا؟ آج ہم مسلمانوں کا حال کیا ہے؟ ہر برائی تمہارے اندر آ گئی اور ہم دوسروں کی طرف لے کے آئے. اگلی آیتیں اسی ٹیکسٹ میں پڑھتے جائیں، پھر آپ کو کچھ دکھاتے ہیں. آیت 192 میں دیکھیے، اب اللہ تعالیٰ ان کے جو شرک تھے نا بت، اور جو آج کے دور میں کہہ لیں جو قبروں والوں کو پکارتے ہیں، تو ان کی کہانیاں پیش کرتے ہیں. سوال ہے 192، ولا یستطیعون لہم نصرم ولا انفسہم ینصرون، نہ تو وہ، سوری 191 سے میں نے ایک سکپ کی تھی، جی آیت 191، ایشرکون ما لا یخلق شیئا وہم یخلقون، کیا وہ ان کو شریک کر رہے ہیں اللہ کے شریک جو ساتھ جو کوئی چیز تخلیق کرتے ہی نہیں بلکہ وہ خود مخلوق ہے. آواز بھی چاہیے، وہ خود بھی مخلوق ہے، یعنی جن کے پاس جا کے بت، جن بتوں کی طرف اشارہ ہے. آپ لوگ توجہ رکھیں پلیز، جب کہیں گے آپ کو سامنے دیکھیں تو پھر دیکھیے گا، ابھی آپ کے سامنے اتنی پیاری کتاب ہے، اس کے اوپر ہوتے ہوئے تو نظریں ادھر سے ادھر ہونی نہیں چاہیے. ٹھیک ہے، تو جن بتوں سے جا کے مانگتے تھے، ہم فلاں بزرگ کے مزار پہ گئے جی، ان کی نظر کرم ہو گئی، فلاں دیوی دیوتا کی کرپا سے یہ اولاد ملی، اللہ کہتے ہیں فتعال اللہم یشرکون، اللہ ان سب سے بے نیاز ہے جو تم شرک کرتے ہو. اچھا چلو کچھ سوالوں کے جواب تو دو، ایشرکون ما لا یخلق شیئا، کیا وہ ان کو شریک کر رہے ہیں یعنی اللہ کے ساتھ جو کوئی چیز تخلیق کرتے ہی نہیں، بلکہ وہ ہم یخلقون، بلکہ وہ تو خود مخلوق ہیں. بتاؤ بھلا کیا یہ کسی کو پیدا کر سکتے ہیں؟ یہ تو ان پیدا کیے گئے. دیکھیے جو بندہ خود پیدا کیا گیا، کیا وہ کسی دوسرے کو پیدا کرے گا؟ اشارہ ہے فرشتے اور جنات، انبیاء اور اولیاء کرام کی طرف، جن کو لوگوں نے اللہ کے شریک ٹھہرایا. پھر آیت 192 میں فرمایا ولا یستطیعون لہم نصرون، اور نہ وہ ان کی مدد کر سکتے ہیں، ولا انفسہم ینصرون، اور نہ وہ اپنی مدد پر قادر ہیں. دیکھیے شرک مختلف طرح سے ہوا، زندہ انسانوں کو لوگوں نے پیر بنا کے شرک کیا، قبروں میں سوئے ہوئے نیک بزرگوں کو لوگوں نے ان کے ناطے سے شرک کیا، ایسے ہی اپنی سوچ کے ساتھ بنائے ہوئے کچھ بتوں کو شرک بنا دیا، کچھ ایسے لوگوں کو اللہ کہتے ہیں وہ تو اپنی بھی مدد نہیں کر سکتے. یہ جو یستطیعون کا لفظ ہے نا، توئے وہ عین ہے، اشارہ ہے بت اور صاحب قبر کی طرف، اور لہم سے مراد ہے وہ چیز جو مانگ رہے ہیں ان سے، یعنی جو لوگ بتوں سے مدد مانگتے ہیں وہ بت تو اپنی بھی مدد نہیں کر سکتے. آپ ذرا ایک دفعہ ایک لمحے کے لیے سوچئے، اس وقت آپ بیٹھے ہیں، میں آپ میں سے کسی کو بھی کہتی ہوں کہ ارم پانی دے دیں، ارم لا سکتی ہیں نا، میں ان کو کہہ دوں یہ کرسی اٹھا دیجئے، یہ اٹھا دیں گی نا. بل فرض ارم گہری نیند میں سوئی ہوں اور میں یہاں اپنی اسی آواز سے کہوں کہ ارم پانی دے دیں، کیا ارم وہ پیچھے بیٹھی ہوئی میری آواز سنیں گی؟ ہم خود جب سو جاتے ہیں تو بتائیے کہ ہمیں یاد رہتا کچھ؟ فون بھی پہلو ہم کہتے ہم سو رہے تھے، چلیے اب سونے کو کر دے مرنا، کوئی مرا ہوگا اور آپ اس کے پاس جا کے کہہ رہے ہیں بیٹا دے دو بیٹی دے دو، کیا بات سمجھ آتی ہے؟ حقیقت یہ ہے کہ شیطان شرک کی وجہ سے عقل مار دیتا ہے. آپ سوچیں کہ جب کوئی بندہ سو رہا ہو اور ایک دم کوئی اس کے اوپر مٹی ڈال دے، ہڑبڑا کے اٹھ جائے گا نا، کبھی سوتے میں کمبل منہ پہ ڈل جاتا ہے تو ایک دم انسان گھبرا کے اٹھ جاتا ہے. تو جس بندے کو اتنی سی بات نہیں سمجھ آتی، اس کو باقی باتیں کہاں سمجھ آئیں گی؟ اللہ سبحان تعالیٰ یہی بات فرما رہے ہیں، وَإِن تَدْعُوهُمْ إِلَى الْهُدَى لَا يَتَّبِعُوكُمْ، آیت 193، اگر تم ان کو پکارو رہنمائی کے لیے تاکہ تمہیں راستہ دکھائیں تو وہ تمہاری طرف توجہ ہی نہیں کر سکیں گے. اس آیت کے دو معنی ہیں، ایک تو وہی ہے جو کیا ہے، یعنی ان بتوں کو تم بلاؤ. یہاں دیکھیے لفظ الہدا آیا نا، یہ رہنمائی کے معنوں میں کئی معنی ہوتے ہیں نا، कि अगर तुम इनको कहो कि हमारी कुछ मदद कर दो तो ये बेचारे करेंगे नहीं। और अगर आप इससे मुराद ले मुशरिक, किसी कब्र पे बैठा हुआ किसी से मदद मांगने वाला, तो उनको कहें कि ये शिर्क छोड़ो, गाइडेंस पे आओ, तो ला यत्तबिउकुम, कभी नहीं मानेंगे। यानी जब लोगों को सच्चे इल्म किताबे हिदायत की तरफ बुलाया जाता है तो हरगिज नहीं आते, और वैसे इधर उधर की करनी वालों और इधर उधर की चीजों के नाम पे बुलाया जाए तो मानते हैं। का सवाउन अलैकुम, बराबर है तुम पर। अदाउतुमूहुम, या तुम उनको पुकारो, अमन तुम सामितून, या तुम खामोश रहो। समत कहते हैं गहरी खामोशी को, साइलेंट, खामोश रहना। यानी इनका हाल ये हो गया इन शिर्क वालों का, फदूहुम, यानी हुक्म नहीं दिया जा रहा बल्कि कहा जा रहा है पुकार के देखो, कि इनको पुकारो तुम देखो, ये इतने शिर्क की वजह से इंडल्ज हो चुके हैं इस गलती में, खराबी में, कि तुम्हारी बात इनके कानों पे असर ही नहीं करती। आप देखिए कौमे नूह से लेकर मक्का वालों तक सबके बुत मरे हुए नेक लोगों के बुत हैं, पीछे भी जिक्र किया था। हमारा तो शिर्क और भी ज्यादा गया गुजरा है कि बुत बनाए बगैर इंसानों को पुकारते हैं। आज हालात क्या हैं, अल्लाह ताला हम सबको बचाए। आप देखें कैसे कैसे नाम मारूफ हैं, कहीं गौसे आजम, कहीं दस्तगीर, कहीं ख्वाजा खिजर, कहीं कुछ कहीं कुछ, यानी मिथ्स के साथ हमने इन चीजों को लेके रखा हुआ है। अल्लाह ताला कहते हैं चलो ठीक है, तुम पुकारो जरा इनको। आयत 194, इन अल्लज़ीना तदउना मिन दूनिल्लाहि इबादुम अम्सालकुम, यकीनन तुम जिनको पुकारते हो अल्लाह को छोड़कर वो तुम्हारी तरह के बंदे हैं। यानी अगर इंसान थे जिंदा और आज वो नहीं है और तुम उनको पुकार रहे हो, तो याद रखो उनमें और तुम में कोई फर्क नहीं है, अल्लाह के आगे वो भी झुके हुए तो तुम भी झुके हुए हो। फदू हुम, पस पुकारो इनको, जाओ किसी कब्र पे खड़े हो जाओ और पुकारो, फल यस्तजीबू लकुम, फिर देखो वो तुम्हें क्या जवाब देते हैं। इन कुन तुम सादिकीन, अगर तुम सच्चे हो, यानी अगर तुम्हें यकीन है इस बात का कि तुम इनको पुकारते हो और ये सुनते हैं, तो किसी कब्र पे खड़े होके पुकारो, या अली और या दौतार या गौस कह के देखो, कभी तुम्हें कब्र में से जवाब आया? हरगिज नहीं। बल्कि जो नेक बुजुर्ग चले गए दुनिया से, उनको तो कयामत के दिन इस पे गुस्सा आ रहा होगा। सूरत यूनुस में हम पढ़ेंगे आयत नंबर 29 में कि ऐसे लोग जाके कयामत के दिन शिकायत लगाएंगे, इन कुन्ना इबादतिकुम लगाफिलीन, हम तो तुम्हारी इबादत से गाफिल थे, हमें नहीं पता हमारी कब्रों पे आके क्या चढ़ावे चढ़ाते थे और क्या दुहाइयां देते थे, या शेख अब्दुल कादर जिलानी के नाम के मुशरिकाना वर्द करते थे, क्या करते थे। अब देखिए शऊर को ना बिल्कुल, जिसको कहना चाहिए शॉक्स लगाने वाली आयत है 195, अलहुम अर्जुल यमशूना बिहा, क्या इनके पांव हैं जिनसे ये चलते हों। चलो तुमने अपने बुत के पांव बना लिए, मिसाल है, तो क्या उन कदम पांव में या उन कदमों में एक कदम चलने की सकत है। अम लहुम ऐदी यब्तशूना बिहा, या इनके हाथ हैं जिनसे ये पकड़ते हों। अम लहुम आयुनी युबसिरून बिहा, या इनकी आंखें हैं जिनसे ये देखते हो। अम लहुम आज़ान यस्माउन बिहा, या इनके कान हैं जिनसे ये सुनते हो। यानी यही से हिस्से हैं ना दोनों चीजें, आप देखिए ना कि हाथों से इंसान पकड़ता है, या तिशून बच हिस्सी तौर पे भी होता है, यानी इनके हाथ में चाय का कप पकड़ाओ तो भला पकड़ लेते हैं, या थामने के मानों में यानी मजबूती से तुम्हें पकड़ते हैं, कोई नहीं कर सकता ना। तो कोले दू दो शुरका अकुम सुम मकी दू नी फला तुनजिरूनी, ए नबी आप कह दीजिए इनको कि पुकार लो अपने सब शरीकों को। यानी अब देखिए अल्लाह कह रहे हैं, नबी आप इन सबको कहिए जाओ अपने सारे शरीकों को पुकारो। अब ये हुक्म नहीं दिया जा रहा नऊज़ु बिल्लाह। अब देखिए अगर कोई आउट ऑफ कॉन्टेक्स्ट सिर्फ इतना हिस्सा आपको नेट पे भेज दे कि तुम्हारा कुरान तो खुद कह रहा है कि पुकारो इनको, तो कितने हमारे दिमाग घूम झमकेंगे, हाय हाय कुरान तो शिर्क की बात कह रहा है। ये होता है मिस कोट करना, आधी पीछे से आधी आगे से ले लेके सिर्फ इतना हिस्सा रखना गलत है। फिर सुम्मा की दूनी, मेरे खिलाफ चाल चलो, चलो इनको अपने बुतों को कहो अल्लाह के खिलाफ चलते हैं लड़ते हैं। सूरह हूद आयत 54 में भी हम यही चीज पढ़ेंगे, फला तुनज़िरूनी, फिर मुझे मोहलत ना दो, डंके की चोट पे ऐलान करवाया जा रहा है अल्लाह के नबी से कि मैं तुमसे कोई दरख्वास्त नहीं करता कि मेरे साथ नरमी करो, मुझे मोहलत दो, तुम अपने तमाम माबूदों को बुला लो, मेरे खिलाफ जो कर सकते हो कर लो। देखिए हजरत इब्राहिम अलैहि सलाम ने क्या कहा था, सूरत अल अनाम आयत 78 में हम पढ़ चुके, इन्नी बरी हूँ मिम्मा तुशरिकून, मैं बेजार हूं उनसे जिनके साथ तुम शिर करते हो, यानी जिनको तुम पुकारते हो मेरा उनसे कोई ताल्लुक नहीं। ये दुआ कीजिए कि हमारा अकीदा ये बन जाए। वक्त मुआशरे और हालात के तहत हम लोगों की खुशी के लिए सब कुछ करने वाले ना बन जाएं, बल्कि अल्लाह सुबहाना ताला कहते हैं कि ऐसे लोग जो हैं ये तुम्हारा कुछ नहीं बिगाड़ सकते। इसके बरक्स आयत 196, इन्न वली अल्लाहुल्लज़ी नज़्ज़लल किताब, यकीनन मेरा मददगार तो वो अल्लाह है जिसने ये किताब नाजिल की है, वहुवा यतवल्लस सालिहीन, और सालेह बंदों का वही मददगार है। ऐसे लगता है कि कोई शिर्क के समंदर में डूब रहा था और एकदम उसके हाथ में चप्पू दे दिया। सारा मुआशरा लात मनात उज्जा यऊब यबूस नसर पांच पंचतन पाक को मान रहा है ना, मानने दो, मेरा वली अल्लाह जिसने नज़ल अल किताब। क्या समझ आई? इस किताब के नजूल का मकसद शिर्क का खात्मा था। बिल्कुल वही बात है जो सूरत बकरा 257 में हम पढ़ चुके कि अल्लाह वली अल्लज़ीन आमनु युख्रिजुहुम मिनज़ ज़ुलुमाति इलन नूर, अल्लाह ईमान वालों का दोस्त है जो उनको अंधेरों से रोशनियों की तरफ लेके आता है। तो पता क्या चला इस बात से कि एक बंदा जितना ज्यादा अल्लाह ताला के साथ जुड़ेगा, अल्लाह ताला से मदद मांगेगा, उतनी अल्लाह ताला उसकी मदद करेंगे। अब पता हमें इतनी बात को पढ़ के क्या चला कि शिर्क जैसी कभी चीज है। इससे बचने का रास्ता क्या है? नज़ल अल किताब, इस किताब से जुड़ने का। कुरान का बुनियादी टॉपिक जो है ना, वो तौहीद का इस्बात और शिर्क की नफी है। आयत 197 में फिर उसी बात को जरा और खूबसूरत अंदाज में कहा गया, वल्लज़ीन तदून मिन दूनिही ला यस्ततीऊन नसरकुम वला अनफुसहुम यंसुरून, और जिन्हें तुम पुकारते हो उस अल्लाह को छोड़कर वो तुम्हारी मदद की इस्तेआत ही नहीं रखते और न वो खुद अपनी मदद कर सकते हैं। बल्कि आयत 198, वइन तदउहुम इलल हुदा ला यस्माउ, और अगर तुम इन्हें रहनुमाई के लिए पुकारो तो वो सुन न सकेंगे, जबकि वो तराहुम यंजुरून इलैक, और तुम्हें ऐसा नजर आता है कि वो तुम्हारी तरफ देख रहे हैं, हालांकि वहुम ला युबसिरून, जबकि वो कुछ नहीं देखते। कभी आपने कोई स्टैचू देखा हो, बल्कि आज के दौर में एक लफ्ज बोलूंगी तो आप फौरन समझ जाएंगे, 3D, 3D कैमरे से बनी हुई चीजों का क्या कमाल होता है आपको पता है? आप जिधर से उसको देखेंगे ऐसे ही होगा। अभी रिसेंटली मैं किसी ट्रिप से थी, हम कहीं से भी आ रहे थे, छोड़ दें जहां भी थे, तो एक अजीब ही चीज इन्होंने अब नई निकाली है एडवर्टाइजमेंट्स के लिए। अक्सर आपने देखा कि एयरपोर्ट्स पे एड्स लगे होते हैं ना, तो कहीं बड़े बड़े एड्स होते हैं, तो जो ही हम लोग पासपोर्ट कंट्रोल के बाद आगे निकले तो मुझे एक औरत खड़ी दिखी, बिल्कुल ना बिल्कुल ऐसे लगे कि जैसे एक औरत और वो अपनी कोई चीज दिखा रही थी। रियली लिटरली मैं यही समझी कि ये इनके स्टाफ की कोई औरत है, और जब से हम खड़े थे दूर मुझे दिख रही, तो मैं ये सोच रही हूँ कि वो हिलती भी दिख रही थी, लेकिन असल में बाद में मुझे पता चला कि मैं हिलती थी तो वो हिल रही थी। फिर उसके बाद जब हम करीब से गुजरे तो पूरी, यदि अब ये कोई स्लाइड्स पे नई चीज आ गई है, यदि एक फिर सिर्फ एक पतली थिन सी स्लाइड उन्होंने खड़ी की हुई थी, लेकिन सामने हम खड़े वो बिल्कुल एक 3D औरत दिख, जिधर जिधर से हम घूम रहे थे ना उसकी नजरें हमारी तरफ थी, बिल्कुल ऐसे, और बिल्कुल उसका खड़े होने का पोस्चर ऐसे ही था, और बिल्कुल एक जिंदा औरत दिख रही थी अट्रैक्शन करने के लिए, और उसके हाथ में वो चीज जो थी वो पता नहीं लोगों ने देखी नहीं होगी, उस औरत को देख रहे थे। तो आज उस दौर में भी ये होता था कि ये जो बुत जो बनाते थे ना, इनको जिधर से भी देखो ना ऐसा लगता था ये हमें देख रहे हैं। बल्कि जब कभी तस्वीरें कैमरों से लोग खींचते खिंचाते थे, तो उस वक्त एक असूल बताते थे कि जब कैमरे की तरफ पूरी आंखें खोल के देखा जाए तो बाद में वो तस्वीर हर तरफ से आपको उधर से दिखेगी। अब आप देखिए कि ये सारा उनका शिर्क था, किस तरीके से उन्होंने ये सारी चीजों को आम किया था। क्या आज के दौर में भी शिर्क फैलता है? क्या हकीकत है कि आज के दौर में भी लोग इन चीजों में उलझे हुए? हम तो सोचते हैं कि नहीं, सच्ची जो बात है, कहता है तो है, कुछ चीजें देखेंगे। और इरम इसमें आवाज आएगी। अब ये देखिए कि बहुत ही तकलीफदेह चीजें हैं, यदि इतनी तकलीफदेह हैं, ये मैं वैसे जो अभी पहले ये मैं आपको बाद में दिखाना चाह रही थी, लेकिन सेट हुई हुई है तो देख लीजिए, हम देखेंगे कि लोग किस किस्म से मुख्तलिफ तरह से शिर्क फैलते हैं। आज हमने पढ़ा कि लोग जब अल्लाह ताला उनको बच्चा दे देता है तो उसके बाद उसको दूसरों के नाम पे बस मंसूब करते हैं। तो ये एक लाइव शो है, इसको सुन लीजिए, इसमें आपको कुछ चीजें दिखेंगी, खुद ही समझ जाएंगे, मेरे कहने की जरूरत नहीं। आवाज खोल के देख, उसमें से आवाज आ रही है
टीवी में नहीं है
जी,
एक्चुअली
इससे
माइक,
लगाइए।
इसलिए नहीं है।
तार ही नहीं लगी, यानी अकल मारी जाती है ना बंदों की। बेसिकली ये एक ऐसी कब्र कि जहां औरतें बच्चा लेने के लिए, कब्र नहीं बल्कि, यानी मेरा तो बहुत ही दिल खराब हुआ था और मेरा दिल भी नहीं कर रहा आपको दिखाऊं, लेकिन इन आयतों के ऊपर इस आयत को समझने का मुझे लगता है कि ये बहुत ही तरीका होगा अगर हम समझ सके तो। अब मैं उधर देख लूं कि उधर है मेरे पास, इधर से बंद है।
बेटे कहते हैं मैंने जब अपनी बेटी के बारे में कहा तो वो कह रहा है कि ठीक है तुम अपनी बेटी को इतनी रात को लेकर आओ। मैंने कहा इतना रात को तो लेके नहीं आ सकती मैं अपनी बेटी को, बोले इतनी रात को लेके आनी पड़ेगा। ये तो बाबा हमें यकीन नहीं लगता कि बाबा है, ये तो दो नंबर लग रहा है।
आपने उनको बताया कि आप गरीब औरत है और?
हाँ बताया मैंने, 1.5 लाख रुपया मांग रहे, 1 से 1.5 लाख तक।
आप इस वक्त पूरी तरह से तैयार हैं अंदर जाने के लिए? क्या कहेंगे अंदर जाके?
मैं ये कहूंगी कि मैं इनके साथ आई हूँ, मेरी अम्मी बनी हुई है, मैं इनके साथ आई हूँ इलाज के लिए, और मुझे जो है मेरे शोर बोलते हैं कि तैयार है क्योंकि बच्चे बच्चे गए नहीं मेरे पास, बच्चे के लिए मैं बाबा के पास जा रहा हूँ इलाज के लिए।
इस वक्त ये लोग जा रहे हैं उस बाबा के झुग्गी की तरफ जहाँ पर ये खातून कल गई थी, और आप लोग घबराइएगा नहीं, हम आपके पीछे पीछे आ रहे हैं। और इनके कॉलर माइक लगा दिया गया है, कॉलर माइक लगाने का फायदा ये होगा कि ऑडियो अंदर जो भी कुछ हो रहा होगा वो ऑडियो हम तक पहुंचती रहेगी, और अगर इमरजेंसी होगी तो फौरी तौर पर हम एक्सेस उस जगह तक कर सकेंगे। इस वक्त आप लोग जाइए, हम लोग आपको पीछे से कवर करें, हम लोग आ रहे हैं आपके साथ। आप इस वक्त देख सकते हैं कि दूर एक झुग्गी है जो इस वक्त आप लोगों को नजर आ रही होगी, ये वो झुग्गी है जो उल्लू वाले बाबा के नाम से ये जगह मशहूर है। बहरहाल इस तरह के बाबा कई जगह पे मौजूद हैं और हमारे माशरे को खोखला कर रहे हैं मुख्तलिफ बहानों से, बेवकूफ बना के, गलत इलाज करके। ताजिक हम लोग आगे की तरफ बढ़े और जा रहे हैं उस झुग्गी की तरफ जहाँ पर ये बाबा है।
थोड़ा सा इसको फॉरवर्ड कर रही है,
वो तो खबरतीन इस वक्त चुकी
उसमें जाने के तैयार हो गए।
नहीं 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 होगा, हम आपको देना रखी हो, बहुत बड़ी दर्द है, हम आपको किसी भी तरीके से औलाद आपको
कोई ऐसे बता दीजिए आप कैसे हाल हो गई है मसाला।
आप सुन सकते हैं बाबा इस वक्त खवातीन को मोटिवेट कर रहे हैं कि वो खवातीन बाबा की जो भी बात कहे उसको माने।
आपके पास आके उम्मीद लेके आए, आप कुछ कीजिए।
यहाँ पर पुलिस को साथ में लाने का मकसद ये है कि पुलिस की आमद से अक्सर ऐसा होता है कि इन्फॉर्मेशन लीक हो जाती है और जो कुछ दिखाया जाना चाहते हैं हम लोग वो कुछ नहीं दिखा पाते, इसीलिए पुलिस को साथ नहीं रखा गया ताकि हम ये जान सकें किस तरह के बाबा जो होते हैं वो क्या वाकई ढोंगी होते हैं या फिर वाकई ये लोग इलाज कर रहे होते हैं और जिनकी औलाद नहीं होती उनको औलाद जैसी नेमत दी अदा करवा रहे होते, किस तरह से ये जानते हैं।
इसका हमें इलाज करना पड़ेगा, इससे बात करनी पड़ेगी और ये अकेले में होगा, आप नहीं आएंगे, आप भी जाएंगे बाहर जाएंगे फिर मैं इससे बात करूंगा, इसका इलाज मैं करूंगा और इसकी बहुत भरी भरी हो जाएगी, जैसे आप बेफिक्र हो जाएंगे इसकी बहुत भरी भरी होगी। आप जाए
थोड़ा बात
काफी ज्यादा दूर मौजूद है, अंदर हमें साफ तौर पर नहीं दिख रहा है लेकिन आवाजें आ रही हैं जिससे पता चल रहा है कि बाबा ने अपने बंदों को बाहर जाने के लिए।
हम कहेंगे
अपने मकसद की बातें करना शुरू हो चुका है जिससे ये पता चल रहा है कि इस तरह के जो गंदी जहनीत के लोग होते हैं वो हर जगह मौजूद होते हैं मुख्तलिफ रूप धार के और लोगों को बेवकूफ बना रहे होते हैं।
अगर आप और कुछ कहें तो वो भी करें,
हम ऐसे नहीं कहेंगे, हम जो कह रहे हैं कम से कम वो तुम करो, सर से दुपट्टा उतारो।
अजय बाबा कैसे इलाज करते हैं आप?
यहाँ से खून से इलाज करते हैं, उल्लू के खून से इलाज करते हैं।
कोशिश कीजिए, देखिए इसकी औलाद है, बहुत मेहरबानी हुई आपकी।
ये वो बाबा होते हैं जो खवातीन को की इज्जत नहीं करते हैं, बल्कि हमेशा इन लोगों के ऊपर एक दरिंदगी सवार रहती है। इसी तरह के बाबाओं की वजह से जो है वो जो सही काम कर रहे होते हैं वो लोग भी बदनाम हो जाते हैं। इसीलिए ये सब दिखाने का मकसद ये है कि वो लोग, वो खानदान जो इस तरह के लोगों के पास जाते हैं, वो ऐसे लोगों के पास हरगिज ना जाएं, हरगिज किसी पे भरोसा ना करें।
इधर आओ, थोड़ा आगे आ जाओ,
चलो
थोड़ा आगे आ जाओ, आगे सर ऊपर करो, अभी और थोड़ा ऊपर करो।
ये दिखाना हमारा काम है, आला हुकाम इसका नोटिस लेंगे और यकीनन बहुत जल्द पुलिस की तहवील में होंगे ऐसे लोग। इस वक्त काफी देर हो चुकी है, वो तो खवातीन अंदर मौजूद है, इस वक्त हम लोग अंदर की तरफ जा रहे हैं। आप पता करते हैं कि अंदर क्या नाजीन, आप देख सकते हैं इनसे बात क्या कर रहे थे। एक से जाओ घर से, आप एक सेकेंड आप लोग बाहर जाए, आप लोग बाहर जाए, एक सेकेंड एक सेकेंड एक सेकेंड। अच्छा हम लोग जा रहे हैं, जा रहे हैं, जा रहे हैं, चले आप लोग बाहर चले। आपको इस वक्त नजर आ रहा होगा यहाँ पर कुछ उल्लू रखे हुए हैं, ये बाबा की शोहरत है, मशहूर है बाबा, इस वजह से हम लोग यहाँ पर आए हैं। निकलो, आपसे दो बातें करनी है नाजीन। ये इस वक्त दो खबर, आपको ये शायद आपको ये नहीं पता है कि आप जो भी कुछ कर रहे हो वो दो खवातीन जो है वो क्या कर रही थी, आपको पता है वो क्या कह रही थी?
उसको छोड़ो, आप इसको भी नहीं करो
नाजीन,
उसको जाओ,
आप
निकलो, आप निकलो,
पीछे पीछे
हटो, पीछे हटो, पीछे
पीछे हटो, इसको निकलो, कर रहे हैं बाबा, कैमरा बचाए, कैमरा
निकलो
नाजीन, आप ये देख सकते हैं ये
यदि आप देख रहे हैं कि जहालत, वो तो जो जहालत बरतते हैं, लेकिन जो आने वाले लोग हैं उनके अंदर किस चीज की कमी है?
नहीं बात करना, क्यों नहीं करने,
बात करनी दो,
हम बात करते
आवाज
दे रहे, पूछो तो पूछो। इस वक्त बहुत मुश्किल से इन्होंने हमें इजाजत दी है कि मैं आके इनसे बात कर सके। आपने चेहरा क्यों छुपा लिया?
आपको बोला है ना छोड़ो, हम चेहरा मेरा नहीं दिखाते किसी को, आपको क्या चेहरा सर?
गलत
दिखाते मीडिया, मीडिया को चेहरा मेरा, जाओ इधर से।
आप खवातीन आई हुई थी यहाँ पर और खवातीन इलाज के लिए आई हुई थी, आपने खवातीन से ऐसी क्या बात कही कि वो लोग नाराज हो गई?
हम तो इलाज कर, हम ये देखो हमारे लस रखे हुए, हम उल्लू से करते हैं, बिल्ली से करते हैं, खून से करते हैं, इनके खून रखे हुए हमारे, हम तो इलाज करते, हम कोई गलत काम थोड़ी करते।
गलत से गलत काम करने लगे तो ठीक
है, उनसे कैसे इलाज होता है?
होता है, उनको खून पिलाया जाता है, ये सिस्टम हम जलाते हैं, उसको जलाते भी, इनको पिलाते भी, उल्लू से उल्लू को खून से सारा इलाज होता है।
ये मुझे बताएं कि इलाज आखिर होता कैसे?
इलाज हम करते हैं उल्लू से करते हैं, और ये उल्लू से बड़े बड़े इलाज होते हैं, और बड़े बड़े लोग यहाँ आते हैं हमारे बर्ड इलाज करवाने के लिए, ठीक है। और हम ये करते हैं, ये उल्लू आम उल्लू नहीं है जो आप समझ रहे हो कि उल्लू ऐसे ऐसे कैसे इलाज होता है, ये बाकायदा हम इसको देते हैं, इसका खून पीने से सारी अंदर की सफाई हो जाती है इंसान की, समझे? इसी से हम इलाज इसी से करते हैं, खून से। और ये उल्लू जो आपको नजर आ रहा है ना, आप देख रहे हैं ऐसे उल्लू है, ये ऐसे नहीं है, कीमती उल्लू है।
अगर उल्लू कीमती है बिल्कुल होंगे और आप इलाज भी करते होंगे, लेकिन खवातीन को खून देने का क्या मतलब है और खून से वो क्या करेंगी?
खून से उनको खून पिलाना पड़ेगा और थोड़ा बहुत खून उनके सर पे डालना पड़ता है और जिस्म पे लगाना पड़ता है।
वो खवातीन कह रही है, वो नाराज क्यों हो रही है खवातीन?
नाराज हमने तो उनको कोई ऐसी बात नहीं की, अब लाजमी है उल्लू के हिसाब से कर रहे हैं, हम तो अच्छी अच्छी बातें इनके लिए कर, इनके लिए हम अच्छा सोच रही है, बिला वजह हमारे को गलत समझ रही है। यहाँ कई लोग आते हैं इलाज करवाने के लिए, हम करते हैं उल्लू से ही करते हैं, अब इनको हमने कोई ऐसी बात बोली तो नहीं, हमने यही बोला कि जो हम कहेंगे आप वो करोगी।
चेहरा ना दिखाने की क्या वजह? आप इलाज करते होगे तो आप चेहरा तभी तो दिखा सकते हो।
चेहरा नहीं दिखाते कभी भी किसी को, बस जो भी करते हैं फीस अल्लाह करते हैं, हम अल्लाह के राह में करते हैं और अच्छा ही अच्छा काम करते हैं, और लोगों की अच्छाई के लिए हम करते हैं जो भी करते हैं।
नाजीन ये अच्छाई के लिए करते हैं, इन्होंने उल्लू रखे हुए हैं यहाँ पर, इन्होंने बिल्ली रखी हुई है, एक शख्स यहाँ पर आप देख सकते हैं कि मेरी इस वक्त ये पीछे जो है वो अल्लाह अल्लाह मुसलसल कर रहा है, ये शायद इसलिए था कि ये यहाँ पर खवातीन को आना था, इलाज के लिए आना था, उनसे एक बड़ी रकम लेनी थी और शायद इसीलिए सब कुछ हो रहा होगा। दिखने में ऐसा ही लगता है, हो सकता है आप ऐसा ना कर रहे हो, लेकिन आप खवातीन जब ये कहती है कपड़े उतारो, इसका क्या मतलब था?
कपड़े उतारने का नहीं कहा, हमने हम लोग को कहा कि सर से दुपट्टा ही हटाओ, कपड़ा हटाओ, कपड़े नहीं बोले कि कपड़े हटाओ, हमने बोला कपड़ा सर से हटाओ।
आपने क्यों बुलाया?
रात में इसीलिए बोला, इलाज हम करते हैं रात में, रात में ही होता,
दिन में नहीं होता,
दिन में नहीं होता, दिन में जो है ना हिसाब किताब कुछ और होता है, उल्लुओं को नजर नहीं आता है दिन में, उल्लू जो है रात को देखते हैं और उल्लू ही हमारे को सब कुछ बताते भी है।
नाजीन आप देख सकते हैं कि इस वक्त ये शख्स जो है वो बाबा के पास है, ये मुसलसल जो है वो इस वक्त अल्लाहू अल्लाहू कर रहा है और इसके ऊपर एक आलम तारी हुआ है, लेकिन बहरहाल इसकी हकीकत है या झूठ है इसके ऊपर कुछ नहीं कहा जा सकता, लेकिन ये जरूर कहा जा सकता है कि बाबा जो है वो बहरहाल खवातीन यहाँ पर मौजूद थी और खवातीन जो है यहाँ से गुस्सा करते हुए गई है। यहाँ पर खवातीन आती है, इलाज करवाते आती है, कितने खवातीन को फायदा होता है, होता हो ना होता हो बाबा को जरूर फायदा होता है। आप इस वक्त यहाँ झुग्गी देख सकते हैं, ये झुग्गी है यहाँ की और एक अजीब वहशत है यहाँ पर, अजीब स्मेल आ रही है, एक खतरनाक सी स्मेल आ रही है जो वहशत तारी कर रही है और मुझसे इस वक्त बात नहीं की जा रही है। आपको ये नजर आ रहा होगा कि इस वक्त अगर मैं ये इस झुग्गी के किसी भी जो आपको बेल लग रही है, दरख्त की बेल नहीं है बल्कि ये मक्खियां हैं, ये इस वक्त पूरी झुग्गी में चारों तरफ जो है वो इस तरह के आपको नजर आ रहा होगा, यहाँ पर ये बैठ के इलाज करते हैं।
इधर जगह इसका इलाज हो रहा है, जैसे कई आते हैं, कई हमारे पास और भी आते हैं, मीडिया वाले भी कई हमारे पास आते हैं इलाज के लिए।
आप ये समझते हैं कि खवातीन को रात के वक्त बुलाना आप सही करते हो और आप उसके ऊपर इस बात पे एतराज करो कि हम गलत आए?
आप गलत आए,
हम देख सकते हैं हम क्यों
सही कर रहे हो,
हम जो भी कर रहे हैं सही कर रहे हैं, हम अपने काम के हिसाब से सही करते हैं, आप अपने काम के हिसाब से सही कर।
आप बार बार एक चीज महसूस करें कि वो गलत से गलत काम करके भी ये सोच रहे हैं कि मैं गलत काम नहीं कर रहा। मुझे इस चीज ने बहुत ज्यादा हिट किया था कि अल्लाह ताला मत कैसे मार देता ना बंदे की। मैं इसमें और बाकी चीजों को जो भी, हालांकि कुछ चीजें जाहिर ऐसी नहीं है कि हम देखें, लेकिन सिर्फ इस सोच के साथ के लोग शिर्क किस किस्म का करते हैं और कैसे होते हैं। फिर इसी तरह आप देखिए कि इसी के अंदर एक और चीज जो हमें दिखती है, एक और आपको दिखाते हैं, अभी लाइटें बंद ही रहने दें। शिर्क की मुख्तलिफ किस्मों को हमने देखा ना, तो इन सारी किस्मों में जो चीज दिखती है वो मुख्तलिफ किस्म का शिर्क है। अभी एक और हम क्लिप देखते हैं, तो इसमें इनका जो शिर्क है वो थोड़ा सा मुख्तलिफ किस्म का है, आप जब देखेंगे।
अल्लाह के नाम से शुरू,
कब्र की तरफ
रहम वाला,
यानी ये किसी कब्र की तरफ जाने वाले लोग हैं, खड़े होकर जाने की बजाय रुकू की हालत में ये बाहर से बैठ के जा रहे हैं, यानी ये खड़े न होने को तौहीन समझते हैं।
وتلك الأمثال نضربها للناس لعلهم يتفكرون هو الله الذي لا إله إلا هو عالم الغيب والشهادة هو الرحمن الرحيم هو الله الذي لا
اللہ کے خوف سے، اور یہ مثالیں لوگوں کے لیے ہم بیان فرماتے ہیں کہ وہ سوچیں، وہی اللہ ہے جس کے سوا کوئی معبود نہیں، حد نہاں و یہاں کا جاننے والا، وہی ہے بڑا مہربان رحمت والا، وہی ہے اللہ جس کے سوا کوئی معبود نہیں، بادشاہ نہایت پاک سلامتی دینے والا، امان بخشنے والا، حفاظت فرمانے والا، عزت والا، عظمت والا، تکبر والا، اللہ کو پاکی ہے ان کے شرک سے، وہی ہے اللہ بنانے والا،
پیدا کرنے والا، ہر ایک کو صورت دینے والا، اسی کے ہیں سب اچھے نام، اس کی پاکی بولتا ہے جو کچھ آسمان اور زمین میں ہے، اور وہی عزت و حکمت والا ہے۔
کیا سمجھ آیا آپ کو؟ آپ دیکھیے اللہ تعالیٰ کہتے ہیں قوم للہ ہی کانے تین، قیام بھی اللہ کے لیے ہوتا ہے، ورک او مر راکین، جھک جاؤ اللہ کے سامنے جھکنے والوں کے ساتھ، یعنی جو جھکتے ہیں تم بھی اللہ کے سامنے جھکو۔ تو اس ساری چیزوں کو دیکھ کر جو مجھے تکلیف ہوتی ہے وہ یہ ہوتی ہے کہ ہم سب کیسے کر رہے ہیں، کیا کر رہے ہیں، اور کب ہمارے یہ ایک صرف اس سوچ کے ساتھ کہ دین کے اندر مبالغہ، اسکرین پہ تھوڑا کچھ لکھا آ رہا ہے، یعنی رمضان کے جانے پر ایک بہت بڑے نام لکھا ہوا اسکرین پہ، میں نہیں کہوں گی کہ رمضان کے جانے پہ رو رہے ہیں دکھ کے ساتھ کہ رمضان کیوں چلا گیا، دیکھ لیجیے۔ کے ذہن میں آتا ہے کہ اللہ کے نبی اور صحابہ کرام اس طرح روتے ہوں گے رمضان کے جانے پہ؟ یہ تو وہی روئے گا جس نے رمضان کی قدر کوئی نہیں کی۔ آپ سوچ سکتے ہیں کہ آج ہم کہاں ہیں اور یہ چیزیں دنیا میں لوگوں کو دکھائی جاتی ہیں۔ میں تو کہتی ہوں کہ اگر کوئی ہنسے تو اس کا مطلب یہ کہ اس کے دل میں درد نہیں ہے، کیونکہ انٹرٹینمنٹ نہیں ہے، یہ تکلیف اور دکھ ہے۔ اگلی ویڈیو میں آپ دیکھیں گے کہ مدینہ سے واپسی پہ جو حالت ہو رہی ہے ان کی۔ کیا ضرورت ہے اس کتاب کام کرنے کی، یہ بتائیں، سچ بتائیں۔ میں تو سوچ بھی نہیں سکتی کہ ہمارے اپنے مسلمان بھائی بہن اتنا شرک کرتے ہیں۔ اس میں کسی کو اپنے نان مسلم نہیں دیکھا، یہ کوئی ہندو نہیں ہے، کافر نہیں ہے، کوئی خود کو، وہ تو کوئی کچھ کریں تو ان کا تو دین ہے، ان کو تو ہمیں برا نہیں کہنا۔ ہم اپنوں پہ بات کریں، اور ہم جب جو ہم اتنا پیور نالج لینے والے لوگ، اتنے ٹھنڈے، اتنے آرام خو، اتنے آرام طلب۔ یقین کرے کہ میں جب یہ صبح دیکھ رہی تھی تیاری میں، ابھی میں آپ کی بات سنتی ہوں، کہ یقین کرے کہ مجھے ایسے لگ رہا تھا کہ مجھے اپنے اوپر افسوس ہو رہا تھا کہ افسوس تجھ پہ کہ ابھی ہم نے کہیں کوئی میسج پہنچایا ہی نہیں ہے۔ آپ دیکھیے کہ باطل ایسے گھر گھر پھیل رہا ہے، اور لوگ ان چیزوں کو دیکھ کر روتے، دوحالیں پڑتی، اور بھی کیا کچھ ہے۔ لیکن اگر ہمارے دل میں درد نہیں پیدا ہو رہا نا ان چیزوں کو دیکھ کر، اور ہم یہ جو قرآن پڑھ رہے ہیں، اگر اس کے بعد ہمارے دل میں یہ طلب نہیں ہے نا کہ ہم نے اپنے آپ کو بھی بچانا ہے اور دوسروں کو بھی، تو یقین کریں کہ یہ میری آپ کی نماز روزہ نہیں بچائے گا۔ آج نمازیں پڑھنے والے بہت ہیں، شرک کے ساتھ پڑھی ہوئی نمازوں کا زیادہ فائدہ نہیں ہوتا۔ جی سسٹر، آپ کچھ کہیے۔ اور آج کہتے ہیں کہ شرک پہ بات نہ کرو، توحید کی بات نہ کرو۔ بڑے بڑے نام ہم دین کے نام پہ رکھتے ہیں کہ ہم دوسروں کو تبلیغ کرتے ہیں، لیکن ہر موضوع پہ بات کریں گے، اعمال پہ، توحید پہ بات نہیں کریں گے۔ کہتے کہ نہیں، ملاؤ، جوڑو، رکھو۔ بلکہ میں نے کسی کا کمنٹ سنا، انہوں نے کہا کہ واللہ ہی ایسا شرک تو ابو جہل نے بھی نہیں کیا۔ ایک اور ہے کہ کعبے کا جیسا طواف کر رہے ہیں وہ لوگ، کسی قبر کا، دکھاتی ہیں آپ کو، یعنی बिल्कुल एक किसी की कब्र है, और उस पे सिर्फ इतना फर्क है कि काली चादर नहीं, बकायदा पूरे का पूरा उन्होंने उसके ऊपर तवाफ, उसका उसके कब्र के ऊपर और खाना काबा वाला ही मंजर पूरा नजर आता है देखने में। तो आप देखिए कि हम सोए रहेंगे तो ये लोग अपना काम कर जाएंगे। गलत चीजें जब भी आम होती देखे ना, तो उस वक्त अपने आप को पूछें कि मेरा इसमें कि मैं क्या कर सकती थी जो मैंने नहीं किया, क्योंकि असल जरूरत है इस बात की कि हम वो करें जो हम कर सकते हैं। हम दूसरों को कभी भी आप किसी भी गलत चीज पे बुरा नहीं कह सकते, यकीन करें। ये अभी एक और मैंने देखा सुबह, एक माई है कब्र पे बैठी हुई है, और वो उस कब्र पे बैठी हुई यानी उसको उसके सब बातें और क्या कहानी, और वो कहती नहीं जी ये तो अकीदे की बात है। तो मैं ये सोच रही थी उसको देखते हुए कि हम कभी शायद पूरी कोशिश भी करें तो उस औरत तक ना पहुंच सके, लेकिन अभी आपको इसका मैं दिखाती हूँ, अगर वो हिस्सा दिखाना चाह रही हूँ जहां पे ये क्लिप है कि कब्र का तवाफ हो रहा है, कब्र के ऊपर खाना काबा है और उसका तवाफ कर रहा है 34 पे। जी जी प्लीज बात करें।
यही लोग हैं जिन्होंने अभी हम जैसे तबाय सुनत पढ़ रहे
जी, ये देखिए कब। जी बिल्कुल सही है कि जब सुनत तो आप देख लीजिए कि जहालत इतनी है। दुआ करें कि अल्लाह और हम ले ले। मैं तो कहती हूँ अल्लाह जिंदगी के जो दिन थोड़े से हैं तो बस अपने दीन की बात और अपने तौहीद लोगों तक पहुंचवा ले। ये इतनी बड़ी जरूरत है इस वक्त की कि सारी खराबियां इसी से पैदा होती हैं। और जब आप मक्का वालों की जिंदगी को देखते हैं तो उस जिंदगी में और यानी आज के जो लोग शिर्क कर रहे हैं इनमें आपको बहुत ज्यादा फर्क नहीं दिखता। ये देखिए कि एक औरत है किसी कब्र पे, और इनके बारे में ये है कि ये कब्र वाले अपने बिस्तर डबल बेड के ऊपर दफनाए गए हैं। ये थोड़ा सा मैं आपको एक क्लिप उनका दिखाती हूँ।
ये कब्र इतनी ऊंची क्यों है? पीर जी ने वसीयत की थी मुझे डबल बेड समेत दफन करना, शाह को उसके डबल बेड के ऊपर।
एक दो मिनट के आगे मैं खोलती हूँ बस।
ਕਿੱਥੋਂ ਆ ਰਹੇ ਮਾਨ ਜੀ ਤੁਸੀਂ? ਅੱਛਾ ਅੱਛਾ, ਤੇ ਅਸੀਂ ਆਏ ਹਾਂ ਕਾਫੀ ਦੂਰ ਤੋਂ। ਤੇ ਕੁਛ ਜਾਣਦੇ ਤੁਸੀਂ ਇਹਨਾਂ ਦੇ ਸ਼ਾਹ ਸਾਹਿਬ ਦੇ ਬਾਰੇ? ਕੁਛ ਸਾਨੂੰ ਦੱਸਿਓ ਜ਼ਰਾ ਥੋੜਾ ਬਹੁਤਾ, ਅਗਰ ਤੁਹਾਨੂੰ ਕੁਛ ਪਤਾ ਹੈ ਤੇ।
نماز نہیں پڑھ رہے ہیں ہم سے یا کچھ اس طرح کی چیز؟
مست
اچھا
نماز
نہیں پڑھتے
نماز پڑھتے
کافی وڈی قبر ہے کچھ چیز رکھی نے
جی
رکھا
ہنومان جی میں فوت ہو گئے تو ہوں ساری کو مدد شدت کر سکتے ہیں یا لیکن بعض بندے کہ اللہ تو سوا کسی کو منگنا نہیں چاہیے اللہ تو سوا کوئی دے نہیں سکتا
بالکل صحیح پر
دیکھتے سر اب یہ مائی کی شکل دیکھ کے آپ کو کیسی لگی بھولی بھلی عورت ہے نا اس کا قصور کیا بھلا کہ اس نے علم نہیں لیا جی کوئی بات آپ شیئر کرنا چاہتے ہیں تو کر لیں گے
ہم نے پہنچایا نہیں
ہم نے علم نہیں پہنچایا سچی بات ہے ہم نے حق نہیں دیا ہم چار لفظ پڑھ پڑھا کے دو چار گھنٹے پڑھتے ہیں اور ہم سمجھتے ہیں کہ ہم پہنچ گئے ہیں اس طرح جیسے بارش کی ضرورت ہوتی ہے نا کائنات کو اس طرح مجھے لگتا ہے کہ اس وقت وحی کے علم کی ضرورت ہے لیکن یہ کب ہوگا جب ہم اپنی زندگی کے خول سے نکل کر اللہ کے بندوں سے پیار کریں گے یقین کریں مجھے ایسے لگتا ہے میں یہ جب مظاہرے کی تیاری کے دوران میں نے یہ دیکھا تو مجھے ایسے لگا کہ جیسے میں کسی میت والے گھر سے آئی ہوں بلیو می آپ تو پتہ نہیں ان کو دیکھتے ہوئے کیا سوچ رہے ہوں گے مجھے ایسے لگ رہا ہے جیسے میں نے کوئی بڑی دکھ کی خبر سنی ہے اور تکلیف اور صدمہ اور ایسے لگتا ہے کہ کریں تو کیا کریں جی آپ کچھ کہیں نام نہیں لیں نام نہیں لیں کبھی بھی نہ لیں
کسی کے تھرو وہ میرے فیس بک پہ جیسے آئی کانٹیکٹ ہوا تو انہوں نے کہا کہ آج دن تک یہ انہوں نے میرا خیر ٹرمینالوجی نکالی کدو شریف کی کہ وہ سب کھایا کہ نہیں کدو شریف اور جنہوں نے آج دن تک اوجڑی اور پائے وغیرہ کھائے ہیں تو وہ اللہ تعالیٰ سے معافی مانگے توبہ کرے اور کلمہ پڑھا اپنا ایمان تازہ کرے تو میرا ان سے کافی لمبا چوڑا ڈائلاگ ہوئے کافی زیادہ اور میں نے الحمدللہ اتنا نالج تو نہیں ہے پچھلے دو سال پہلے کی بات ہے شاید ڈیڑھ دو سال پہلے کی تو میں نے کہا کہ جہاں تک میرا علم ہے جہاں تک میں نے پڑھا ہے تو آپ مجھے دلائل دیں قرآنی آیات سے احادیث سے دلائل دیکھیں کہاں پہ یہ لکھا ہے کہ وہ کافر ہو جائے گا یا جو چیز حضور پاک صلی اللہ علیہ وسلم کو اللہ تعالیٰ نے دیا نا کہ اللہ تعالیٰ نے فرمایا زمین آسمان میں جو چیزیں ہیں حلال اور طیب تمہارے لیے کھاؤ پسند نہ پسند تو سب کی الگ ہو سکتی ہے آپ اگر فطر محبت میں کچھ کرتے ہیں وہ ایک الگ بات ہے ہو سکتا ہے آپ کو اجر ملے لیکن ایک چیز آپ کو الرجی ہے آپ بلڈ پریشر کے پیشنٹ ہو آپ ہارٹ پیشنٹ ہو کچھ بھی ہے آپ کو اور اگر آپ ایک چیز کھا رہے ہو اور ایک چیز آپ چھوڑ رہے ہو تو آپ کیسے فتویٰ دیتے ہو ہر دو مہینے اچھا خاصا ان کے ساتھ میرا ڈائلاگ رہا اور اس کے بعد انہوں نے وہاں سے وہ اپنا ڈیلیٹ کر دیا بالکل غائب ہی ہو گئے
بس دعا کریں کہ ہم اپنے حصے کا کام کریں ٹھیک ہے یہاں بریک لیتے ہیں اگلا ٹاپک بالکل ہی ڈفرینٹ ہے ہم سب کے لیے اعلی اخلاق کے تین سنہرے اصول ہیں ابھی نماز بریک اور اس کے بعد پھر انشاءاللہ دوبارہ لیتے ہیں آن لائن پہ بھی ساتھی کو شیئر کریں لکھنا چاہیں تو لکھتے ہیں اور انشاءاللہ پھر ہماری تفسیر اینڈ تک چلے گی
جی السلام علیکم ورحمۃ اللہ وبرکاتہ
जी आप लोग कुछ शेयर करना चाहेंगे? जी कम्प्लीटली एग्री विद उस्ताजा जी, अल्लाह सुब्हान व तआला हम सबको शिर्क को ख़त्म करने के काम के लिए चुन ले जी, आमीन। इंशाल्लाह कोशिश करनी है दूसरों तक इस इन आयतों को पहुँचाना है इंशाल्लाह तआला जी, ज़रूर। बहुत दुख होता है जब अपने मुसलमान बहन भाइयों को शिर्क करते हुए देखते हैं, अल्लाह से दुआ है कि हमें इस दीन के तालीम को आम करने का जरिया बना दें, आमीन। जी बिल्कुल, अल्लाह सुब्हान व तआला हमें तौफीक दे कि जो भी नियतें हम करते हैं उनको अल्लाह सुब्हान व तआला उन नियतों को पूरा करने की तौफीक दे। अल्लाह अकबर, ये शिर्क के ये शिर्क के मुख्तलिफ शक्लें देखकर बहुत खौफ आता है। जी बिल्कुल, और शिर्क की मुख्तलिफ शक्लें ना, बहुत छोटी सी बारीक सी एक लाइन होती है शिर्क के जो इंसान को पता भी नहीं चलता ना, दूसरी तरफ चला जाता है। वी नीड टू डिलीवर द मैसेज ऑफ तौहीद इंशाअल्लाह जी, आप जरूर सीखेंगे, अल्लाह सुब्हान व तआला आप लोगों को जरूर मौके देगा कि आप सीखें। इस वक्त आप लोगों का काम जो कुछ आप सीखते हैं जहां तक पहुंचा सकते हैं दूसरों को उसको जरूर पहुंचाइए, ठीक है। चलिए आप लोग 20 मिनट्स की ब्रेक लीजिए, इसके बाद जी तफसीर अभी बाकी है हमारी, तफसीर ब्रेक के बाद तफसीर होगी, ठीक है। 20 मिनट्स की ब्रेक आप लोगों की। अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातहू।
اللهم لك الحمد أنت نور السماوات والأرض
اللهم ربنا وبحمدك اللهم اغفر لي سبوح قدوس رب الملائكة والروح اللهم لك ركعت وبك آمنت ولك أسلمت خشع لك سمعي وبصري ومخي
لبيك اللهم لبيك لبيك لا شريك لك لبيك إن الحمد والنعمة لك والملك لا شريك لك لبيك حجا حقا تعبدا ورقا لبيك مرهوبا ومرغوبا إليك لبيك ذا النعماء والفضل الحسن لبيك وسعديك والخير بيديك والرغباء إليك والعمل لبيك ذا المعالج لبيك ذا الفواصل لبيك إله الحق لبيك لبيك اللهم لبيك لبيك لا شريك لك لبيك إن الحمد والنعمة لك والملك لا شريك لك
أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم السلام عليكم ورحمة الله وبركاته جی الحمدللہ ہماری بریک اوور ہو چکی ہے اور سب لوگ بریک سے واپس آ چکے ہوں گے آج کی تفسیر اتنی خوبصورت اور ایک دل میں درد سا پیدا ہو گیا نا آپ لوگوں کو محسوس ہو رہا ہے یہ کہ ایک دل میں درد ہے اور دکھ کی فیلنگ کے ہم کتنے زیادہ لوگ ان چیزوں میں مصروف ہیں نا کتنے زیادہ لوگ ان حق سے دور ہیں اور نظر آنے والا حق اس سے دور ہیں جو کر رہے ہیں جو کروا رہے ہیں تمام لوگ نا جی بالکل اللہ سبحانہ وتعالی ہمیں توفیق دے کہ ہم کبھی بھی کسی ایسی چیز میں غلطی جانے انجانے میں بھی نہ پڑ سکے نا آمین چلیے شارٹ ریکیپ کرتے ہیں ٹھیک ہے نیکسٹ تفسیر سے پہلے آیا نمبر 188 سے انشاءاللہ تعالی آپ لوگ یہ بتائیے کہ آیا 188 میں کس کے بارے میں بات ہے قل کا لفظ کس کے لیے کن کی بارے میں بات ہے کون بات کر رہے ہیں اللہ سبحانہ وتعالی نے کن کے ساتھ بات کر کے تشبیہ دی ہے نبی اکرم صلی اللہ علیہ وسلم کے بارے میں. جی بالکل. اور کیا بات ادھر بتائی گئی نبی اکرم صلی اللہ علیہ وسلم کے بارے میں؟ کیا بات بتائی گئی؟ محمد صلی اللہ علیہ وسلم کیا ہیں؟ کیا غیب جانتے ہیں؟ کیا نبی اکرم صلی اللہ علیہ وسلم غیب کو جانتے ہیں یا جانتے تھے؟ نہیں اختیار رکھتے نفع یا نقصان کا. شاباش. نہ وہ غیب جاننے والے ہیں بالکل. اور مجھے یہ بتائیے تو کیا خصوصیات بتائی گئی نبی اکرم صلی اللہ علیہ وسلم کی؟ ان غیب کے پاس علم نہیں ہے. جسٹ برنگز دا میسج. شاباش. وہ صرف نذیر و بشیر ہیں, خوشخبری دینے والے اور ڈرانے والے. ان کے پاس غیب کا علم نہیں تھا. اچھا چلیے آئے نمبر 189 میں دیکھیے. 189 190 ٹاپک ہمارا چینج ہو رہا ہے. اب اس میں یہ بتائیے کہ ایک ایسی چیز کا جس کے بارے میں عام انسان یا ہر دور کا انسان کو اس چیز کے ساتھ متعلق اس کے بارے میں ہے نا, آپ مجھے بتائیں کس کیفیت کا اظہار ہے انسان کی کہ جب اس کو جب ایک عورت حاملہ ہو جاتی ہے اور ماں باپ آپ دعائیں مانگتے ہیں تو کیا دعا کرتے ہیں وہ؟ کس چیز کی دعا کرتے ہیں؟ کس چیز کی دعا کرتے ہیں وہ؟ نیک اولاد کی. جی یہاں پہ صالح کے دو مطلب تھے. کیا تھی؟ صالحن. کیا دو مطلب تھے اس کے آیت 179 میں؟ سکون والی ہو. شاباش. یعنی نیک فطرت ہو, اچھی فطرت کے ساتھ ہو, نیک ہو. شاباش. اور دوسرا مطلب کیا تھا؟ ایک تو نیکی کا تھا, دوسرا کیا مطلب تھا؟ پرفیکٹ یعنی سالم جسم ہو. جی بالکل. کوئی ایسے اس میں کوئی جسمانی طور پر کمی نہ رہ گئی ہو, بالکل ایک نیک و صالح ہو اور تندرست ہو. شاباش. گڈ. اچھا پھر کیا ہوتا ہے مجھے یہ بتائیے کہ جب ان کو نیک و صالح اولاد مل جاتی ہے تو وہ کیا کرتے ہیں, کیا رویہ بدل جاتا ہے؟ ہم اللہ سے نیک اولاد کی اور نیک صحت مند. شاباش. گڈ. شرک کرتے ہیں. جی بالکل, شرک کی طرف آ جاتے ہیں. اچھا اس میں آپ یہ بتائیے, ہم نے دو چیزیں نہیں سیکھی تھی حملن سے. حملن اور حملن. حملن کون سا والا بوجھ ہوتا ہے؟ حملن کون سا بوجھ ہے؟ حملن کون سا بوجھ ہے؟ بچے کا اچھا بوجھ نا, جو خوشی سے پریگنینسی. شاباش. وہ بوجھ جو پیٹ اٹھا کر یا درخت گوٹ خوشی سے اٹھایا جاتا ہے. اور حملن کون سا بوجھ ہوتا ہے؟ حملن ناگوار بوجھ. ویری گڈ. شاباش. اچھا چلیے ٹھیک. اس کے بعد ہم نے دیکھا کہ آپ لوگ بتایا آپ لوگوں نے کہ وہ شرک کرنے لگ جاتے ہیں ماں باپ جب ان کو بچہ نیک و سالم یعنی صالح مل جاتی ہے اولاد, تو وہ شرک کرتے ہیں. کس قسم کا شرک کرتے ہیں؟ کچھ ایگزامپلس کوئکلی بتائیے, شرک کی کچھ ایگزامپلس بتائیے. کس طرح کا شرک کرتے ہیں وہ؟ کسی اور کو تھینکس. جی بالکل, کسی اور کا شکر ادا کر کے. بالکل. اور پیروں کے پاس جانا. جی گڈ. اور ایسے نام رکھ دینا جو دوسرے پیروں سے یعنی جس طرح پیر دیتا یا اس طرح کے نام رکھتے نا. اور جی شاباش. گڈ. بچے سینگ دیٹ دس پرسن ہیز گیون اس. گڈ. بچوں کو بتوں کے پاس پیش کرنا. گڈ. شاباش. بالکل. اور پھر غلط تربیت بھی آ جاتی ہے, دیوتاؤں کے پاس لے جانا. شاباش. اور کہنا یہ ہمارے پیروں نے دیا ہے. یا بالکل. اور پھر اس طرح کی رسومات میں پڑ جانا جو بالکل دین سے ریلیٹڈ نہیں ہے. یہ سب چیزیں شرک میں آ جاتی ہیں نا, کیونکہ جس طرح بیبی شاور یا اس طرح کی چیزیں کرنا جو بالکل دین سے ریلیٹڈ نہیں ہے. ٹھیک. الحمدللہ. چلیے الحمدللہ. نیکسٹ آیت میں دیکھیے, آیت نمبر 190 میں اور 191 اور 192 میں کس بات کی کیا حقیقت بتائی جا رہی ہے؟ کیا حقیقت بتائی جا رہی ہے 191 اور 192 میں؟ یہ کس چیز کی تردید ہے؟ آیت 191 اور 192 میں شرک کرتے ہیں ان کے ساتھ کو نہیں پیدا کر سکتے. کسی جس چیز کے ساتھ یہ شرک کرتے ہیں وہ کسی چیز کو بھی پیدا نہیں کر سکتے نا, وہ کسی چیز پہ اختیار نہیں رکھتے, نہ نفع کا اور نہ نقصان کا. اچھا پھر آگے بتایا جا رہا ہے, جی آئیڈلز ہیو نو پاور تھی, جی بالکل, کہ دے کانٹ ہیلپ دیم سیلوز, ہاؤ ول دے ہیلپ ادرز, شاباش, نہ مدد کر سکتے ہیں کسی بھی چیز میں, گڈ شاباش. چلیے آپ مجھے یہ بتائیے کہ آگے کیا بتایا جا رہا ہے, آئی نمبر 194-195 میں بھی یہی موضوع ہے, برنگ نو بینیفٹ اینڈ نو ہارم, گڈ. آپ مجھے یہ بتائیے 194 اور 195 میں کیا کیا باتیں بتائی جا رہی ہیں, پوائنٹس میں, کوئکلی پوائنٹس میں بتائیے. پوائنٹ وائز لکھتے جائیں. نہیں جواب دیتے, شاباش, نہ وہ چل سکتے ہیں, بالکل نہ ان کے پاس پیر ہیں کہ وہ چل سکیں. دوز یو کال اپون آر جسٹ لائک یو, شاباش, گڈ, وہ مردہ لوگ ہیں, جی بالکل, ہمارے طرح کے بندے ہیں, نہ ہی ان کی آنکھیں ہیں, گڈ, اور نہ ہی کان ہیں, شاباش, دے آر سروینٹس آف اللہ لائک اس, کان سی ہیئر اینڈ واک, شاباش, یعنی وہ کسی طرح کی طاقت رکھتے ہی نہیں تو تم ان کو پکار کر کیا کرو گے, گڈ. اچھا پھر اس کے بعد نیکسٹ آیت کو دیکھیے, آیت نمبر 196 میں توحید کی بات کی گئی, شاباش, اور آیت نمبر 197 یہ بتوں کے بارے میں ہے, شاباش, وہ جس طرح بتوں کے بارے میں یہ بات کی گئی. اچھا 198 میں ایک خاص بات بتائی گئی, تراہم ینظرون الیک وہم لا یبصرون, اس کے کیا بارے میں بات ہے, شرک سے بچنے کے لیے قرآن سے جڑنے کی ضرورت ہے, شاباش, گڈ, توحید کی بات کی گئی ان آیات میں. اور آیت 198 کو دیکھیے, کانٹ ہیلپ دیم سیلف, وہ دیکھتے نہیں ہیں, لگتا ایسا ہی ہے, یعنی وہ اس طرح خوبصورتی سے بت بنائے جاتے ہیں جس طرح لگتا ہے کہ وہ دیکھ رہے ہیں نا ہم سب کو, لیکن اصل حقیقت ایسے نہیں ہے, کیونکہ اس چیز کی تردید کی گئی, نہ سن سکتے ہیں نہ دیکھ سکتے ہیں, دے ڈونٹ سی. اور آپ لوگ یہ بتائیے کہ جتنے لوگ آپ لوگ کیا سمجھتے ہیں, جس طرح آپ لوگ اپنی بتائیے کہ جب آپ لوگ ایسے لوگوں سے کوئی بات کرے تو وہ کیا سمجھتے ہیں, کتنا یقین سے وہ کہہ سکتے ہیں نا کہ نہیں ایسا ہی ہے. جی بتائیے, دے تھنک اونلی دے آر رائٹ, جی بالکل, اور کتنی ضرورت ہے نا کہ ہم لوگ اپنی طرف, دے آر گوئنگ اسٹرے, اور اسی طاقت, وہ کچھ طاقت نہیں رکھتے, جی بالکل, جی اپنے عقیدے کو درست کرنے کی ضرورت ہے, بالکل, بہت یقین سے کہتے ہیں, دے آر ناٹ رانگ, جی بالکل, اصل میں علم کی کمی ہے نا بہت زیادہ, کانٹ ہیئر اس اور لک لائک دے آر looking us but not really seeing anything, شاباش. یہ آیتیں شعور کو بیدار کرتی ہیں, جی بالکل. اور پھر اس کے ساتھ ہم لوگوں نے کچھ ریالٹی کی چیزیں دیکھی جو استاد جی نے ہمیں سنوائی, ہم دیکھ تو نہیں سکے لیکن ہم سن سکیں ان چیزوں کو, اور جتنا کچھ آپ لوگوں نے سنا آپ کو شیئر کرنا چاہیں گے اس کے لحاظ سے, جو کچھ آپ سن سکیں آپ لوگ کچھ شیئر کرنا چاہیں گے کہ لوگ کس گمراہی میں ہیں, کس جگہ پہ ہے اور کیوں ایسا کرتے ہیں, درد فیل ہوتا ہے, کوئی شک نہیں ہے اس میں نا, اور میں سمجھتی ہوں جب تک یہ درد محسوس ہوتا رہے گا اندر, ایک چراغ جلتا رہے گا کہ دوسروں کو بھی اس کی طرف, دین کی طرف, یعنی اصل قرآن کی طرف لے کے آنا ہے, ٹوٹل اگنورنس میں ہے, جی بالکل. اور ہم لوگوں کو یہ اگنورنس کیوں اگنورنس رکھتی ہے, اللہ اکبر, رونٹے کھڑے ہو جاتے ہیں, کوئی شک نہیں ہے نا, اور ہم لوگوں کو یہ اگنورنس کیوں لگتی ہے, اگنورنس, دے ریفیوز ٹو ایڈمٹ دے آر ڈوئنگ اینی تھنگ رانگ, ڈونٹ انڈرسٹینڈ میننگ آف توحید, جی بالکل, یہ کچھ سمجھتے ہی نہیں, دل میں طلب پیدا کرنی ہے کہ ہمیں دین کے پیغام کو عام کرنا ہے, انشاءاللہ اللہ ان کو ہدایت کی طرف لائے, ابھی بھی اتنی جاہلیت ہے, جی بالکل, یہ میرا ذاتی تجربہ بھی ہے لیکن اللہ نے مجھے بچا لیا شرک سے, آمین, الحمد, بہت اچھی بات ہے, اللہ سبحانہ وتعالیٰ آپ کو اس طرف لے آیا. اور ہم لوگ کیوں یہ جانتے ہیں, علم کی وجہ سے, کیونکہ تھوڑا دیکھیں اب ہم الحمدللہ نور پارے کے اوپر ہیں آپ لوگ, اور یہاں تک تو کتنا زیادہ علم آ گیا. اور جی بالکل علم کی وجہ سے, اور علم کتنی روشنائی دے دیتا ہے نا, وہی آنکھیں ہیں, وہی دل ہے, وہی کان ہے, لیکن کتنی زیادہ روشنائی مل گئی آنکھوں کو, کتنے کانوں کو اصل بات سننے کی توفیق ملی, اور زبان کو اچھی بات کہنے کی توفیق ملی. اور آپ لوگ اس بات پہ رش کرنا چاہیے کہ اللہ تعالیٰ نے آپ کو اس کام کے لیے چنا کہ آپ لوگ دین کا علم حاصل کر سکیں, یہ ہر ایک کی قسمت میں نہیں ہے نا. اور اب ہمارا بھی یہی کام ہے کہ جتنا کچھ سنتے جا رہے ہیں دوسروں تک عام کریں اچھے طریقے سے, حکمت کے طریقے سے. اللہ ہمیں عمل والا بنا لے, آمین. اللہ کا کرم ہے جی, بالکل کوئی شک نہیں ہے نا اس میں. اور آج ہم لوگ جس طرح دیکھ رہے تھے کہ صرف ہم نے یہ شرک نہیں دیکھا بلکہ بہت ساری چیزیں جو دین سے دوری, جس طرح ایک ہم نے سنا کہ استاذہ جی بتا رہی تھی کہ ہم لوگوں نے ایک شخص صرف رمضان کے جانے کے اوپر رو رہے تھے, تو کیا اس کی ضرورت ہے؟ کسی کو ہر کام میں نے ہر فن مولا کہنا, کیونکہ شرک اللہ کی ذات کا ہر کام میں ماہر ہے, یہ بھی ایک طرح سے شرک ہی ہو جاتا ہے. جی بالکل, ہر کوئی بھی ہر فن مولا نہیں ہے نا. جی بالکل, ایسے نہیں کر سکتے نا. اس طرح کے جو غیر سنت کے طریقے ہیں ان کو اپنانا بھی غلط ہو گیا نا, کیونکہ آپ نئی چیز ایجاد کر رہے ہیں, آپ ایک نئے رستے پر چل پڑے جو اللہ اور قرآن میں نہیں بتایا, اللہ سبحانہ تعالیٰ نے قرآن میں نہیں بتایا. چلیے اب نیکسٹ آیات کو انشاءاللہ دیکھتے ہیں, سٹارٹ کرتے ہیں. استاذہ جی میں آپ کے لیے مائک فری کرتی ہوں. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
الله أكبر الله أكبر لا إله إلا الله والله أكبر الله أكبر ولله الحمد.
جی اعوذ باللہ من الشیطان الرجیم. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ.
جی الحمدللہ اب آن لائن پہ آواز ہے. آپ سب واپس آ جائیں ذہنی طور پہ, کھانے پینے سے نکلیں, سموسے پکوڑے نان. کون کہتا ہے یہ دین کی کلاس ہے؟ سچ بات ہے, لوگوں کو پتہ چلے نا کہ آپ روز کیا کیا کھاتے ہیں, تو پڑھنے آپ لوگوں کو دیں کہ بدے کھانے کی دعوت دیں. صحیح, چلے آپ کا ذہن واپس لانے کے لیے جلدی سے ختم کریں. یہاں چائے کے کپ آتے ہیں تو اس کا آتا ہے کہ پھر سوچ یہاں سے باہر جاتی ہے. ایک چھوٹا سا پروجیکٹ ہے جو آپ لوگوں سے دو تین پچھلے ویک میں شیئر کیا تھا, الحمدللہ اس کی کچھ تیاری ہو گئی ہے اللہ تعالیٰ نے. آپ لوگ غور سے سنیے کیونکہ میں آپ کو اپنے تفسیر کے وقت میں سے دے رہی ہوں. آن لائن کے ہمارے ساتھی بھی سن سکتے ہیں ساتھی, کہ ابھی کمنگ ویک تو ان شاء اللہ تعالیٰ سب کی چھٹیاں نا, ان چھٹیوں میں ہم لوگ ایک الگ کورس اناؤنس کر رہے ہیں, وہ آپ کو الگ سے یہ ایڈمنس بھی بتائیں گے, آپ لوگ اس کو سنیے گا. اس وقت جو ہے یہ ہم لوگوں کا رمضان, جو اس کے اگلے ویک میں, جبکہ آپ یہ کہہ لیجئے کہ نیکسٹ ویک جب آپ لوگ آئیں گے, اس کی ڈیٹس وغیرہ کھول لیتے ہیں, سارا کچھ آپ کو دکھا دیتی ہوں کوئکلی. صرف آپ سب اسٹوڈینٹس سے جو چاہیے وہ یہ کہ آپ اس وقت اس کو اس سوچ کے ساتھ سنیں کہ آپ نے باہر دوسروں کو بھی بتانا ہے, رانگ انفارمیشنز نہ ہو, تاکہ ہم سب کو اس کے لیے جو پریپریشن اور جو جگہ ہم ارینج کریں وہ پراپر ہو. تو بیسیکلی کورس کا نام ہے آئیڈیل کڈس. اس کے اندر سپرنگ ہالیڈیز جو بھی آ رہی ہیں بچوں کی, اس میں ایج بچوں کی جو ہے یہ 5 سے 12 ایئرز ہے. ٹھیک ہے. اس سے چھوٹے اگر آئیں گے تو وہ آف کورس ریگولر ہمارا بیبی سٹنگ میں ہوگا. جو آپ کی اس وقت کلاس بھی ہو رہی ہوگی تو ڈیپینڈ کرتا ہے کہ بچے کتنے ہیں اس حساب سے ہے. تو یعنی مین بیبیز سے لے کے تو 12 ایئرس تک کے لڑکیاں تو اس سے بھی بڑی آ سکتی ہیں, لیکن لڑکے آف کورس جو بھی 12 سال تک کے. کورس کا آبجیکٹو کیا ہے کہ بچوں کا ٹائم بریک جو چھٹیاں آ رہی ہیں اس میں کنسٹرکٹیو یوز کیا جائے. یہ کمنگ جو ایک ویک آ رہا ہے یہ ہم نے اس لیے نہیں رکھا کہ بچوں کو آپ چل کروا لیں, رائٹ. چھٹیوں کے بعد ایک ویک جہاں جانا ہے گھومنا ہے گھمانا لے جائیے تاکہ بچے تھوڑا سا اپنے اسکول کے ماحول سے نکلیں, اور یہ کمنگ ویک جس میں آپ کی بھی چھٹیاں اس کو خوب اچھا انجوائے کریں, فیملی ٹائم رکھیں, اپنی چیزوں کو ریوائز کریں, اور خاص طور پہ اپنے بچوں کو ٹائم دیں گے آپ لوگ بھی. لیکن اس کے بعد پھر بچوں کے ساتھ ہی آپ ذہن بنا دیں گے کہ اگلے ویک سے آپ نے ہمارے ساتھ جانا ہے. یہ مت کہیے کہ تم نے بھی پڑھنا ہے, کہنا کہ مجھے دیکھو میں کیا کرتی ہوں. تو بچوں کو ذرا ماؤں کو بھی دیکھنا اچھا لگتا ہے نا کہ مائیں کیا کرتی ہیں. یہ کر لیں گے کہ ان دنوں آپ کو ڈانٹنی پڑے گی, کم ڈانٹیں گے, شرط ہے کہ آپ غلط کام کوئی ایسا نہ کریں گے جس پہ ڈانٹ پڑے. بہرحال یہ کہ اس کا جو مین ہمارا طریقہ کار ہوگا وہ یہی ہے کہ اس میں بچوں کو اللہ کے سائنس, نشانیاں, کائنات پہ غور و فکر, نیچر, پروفٹس کے اسٹوریز, اور پیرنٹس کی رسپیکٹ, اور اسلامک مینرز. یعنی 4 ڈیز ہیں تو ہر دن کا ایک ڈفرنٹ تھیم ہوگا. پہلے دن انشاءاللہ ہم وی لو اللہ پہ بات کریں گے, دوسرے دن وی لو پروفٹس پہ, تیسرے دن وی لو اور پیرنٹس, اور تیسرے دن کے گڈ مسلم کے اخلاق, مینرز, ایٹیکیٹس کیا ہوتے ہیں. اس کے لیے یہ ہے کہ بچوں کے لیے لرننگ کو انجوائبل کیا جائے گا. آف کورس ہمیں بھی پتا ہے کہ چھٹیاں ہیں تو اٹ جسٹ لائک اے کیمپ, ایسے نہیں ہوگا کہ بیٹھ کے کلاس روم میں سیکھیں گے بلکہ اس میں انٹریکٹیو ہوگا. اور اسپیشلی آپ کے سب کے لیے یہ کیا جا رہا ہے کہ آپ میں سے کسی کی بھی چھٹیوں کی وجہ سے بچوں کے گھروں آپ کی جو سوری ہے کہ کلاس نہ خراب ہو, یعنی چھٹی نہ کریں بلکہ بچوں کو ساتھ لے کے آئیں. یہ کچھ ایکٹیویٹیز ہیں جس میں آپ دیکھیں گے کہ بچے یہاں جیسے یہ پتے ہیں اس کو جوڑ کے اس پہ غور و فکر ہے, بچے کچھ ایکٹیویٹیز بنا رہے ہیں, یہاں مل کے نماز پڑھیں گے, اور کچھ اس طرح کی چیزیں جو انشاءاللہ آپ دیکھیں گے خود ہی. کورس کہاں ہوگا اس کے لیے دیکھیے ہمیں آپ سب کی ہیلپ چاہیے. آپ سب جانتے ہیں نا کہ یہ سب آپ کے لیے ہو رہا ہے. آج سے لے کے جمعرات پرسوں یہ ڈیڈ لائن ہے اسٹوڈینٹس کے بچوں کے لیے. آج ابھی انشاءاللہ کلاس کے اینڈ پہ آپ کو یہاں سسٹرز ایک رجسٹریشن ٹیبل پہ ملیں گی. آپ لوگ اپنے بچوں کے, جن کے بھی اپنی دوستوں کے, آپ ان کے رجسٹریشن کرائیں. کورس میں کتنے بچے آ رہے ہیں اس کا اثر پڑے گا. اگر مینیجیبل بچے ہیں تو ہم ادھر ہی کر لیں گے, نہیں تو ہم نے ایک دو جگہ ہولڈ پہ رکھی ہوئی ہے, انشاءاللہ ایک اچھے سے جگہ لے کے تو ہم بچوں کے لیے وہاں کریں گے. تو یہ اس میں آپ کا تعاون ہے. اسٹوڈینٹس کے لیے تھرسڈے ڈیڈ لائن ہے, لیکن باہر کے لوگ تو پھر اینڈ پہ بھی لا سکتے ہیں. لیکن کم از کم آپ کے بچوں کا ہمیں بتاؤ. ایج آپ کو بتا دی ہے, بوائز اینڈ گرلز ہیں 5 سے 12 اور اوپر کی لڑکیاں. ڈیٹس یعنی بیسیکلی 14 سے 18 کا جو ویک ہے نا, یعنی کمنگ سے اگلا اس میں, لیکن وینسڈے آف ہے. اس خوشی میں ساتھ آپ کو بھی آف دیں گے. جن کے بچے آئیں گے ان کو ساتھ آف دے دیں گے, جن کے بچے نہیں آئیں گے ان کو پورا دن رکھیں گے ادھر, ٹھیک ہے, ہوپ فلی اگر آپ رہ گئے تو. ٹائمنگز اس کی کیا, 9:30 سے 2:30. کیوں بھلا؟ کیونکہ بچوں کو ڈراپ کر کے ریلیکس ہو کے 9:45 پہ آپ اپنی کلاس شروع کریں, 2:15 ادھر سے فری ہوں گے تو 2:30 تک بچوں تک پہنچ جائیں. 5 گھنٹے ہم آپ کے بچوں کو رکھیں گے. دعا کریں کہ جو لوگ ان کی ہیلپ کریں وہ ٹھیک رہے, کہ 5 گھنٹے بچوں کو رکھنا آسان نہیں ہوتا. فیس کچھ بھی نہیں ہے, نامینل فیس ایک ہے انٹروڈکٹری, اور یہ سب آپ سب کو سامنے رکھتے ہوئے رکھا جا رہا ہے انہوں نے. یعنی یہ اونلی 20 pounds پر چائلڈ, یعنی 20 hours میں 20 اگر دیکھے تو 1 pound بن رہا ہے. اور یہ فیس نہیں ہے, یہ صرف مجھے لگتا ہے کہ ایک انٹروڈکشن ہے, اور آگے کیا ہوگا یہ اب ڈیپینڈ کرتا ہے کہ ہم اس کو کس جگہ پہ مینج کرتے ہیں. تو مقصد صرف یہی تھا. رجسٹریشن فارم ریڈی ہے باہر. آپ لوگوں, اگر آپ اچھے ذمہ دار اسٹوڈینٹس ہیں, اگر آپ نے 9 پاروں سے یہ سیکھا ہے کہ ہماری ہر چیز کا دوسرے کے سسٹم بہتر ہوتا ہے, تو آپ رجسٹریشن فارم فل کریں, اس میں ہر چیز لکھیں, لڑکا ہے, لڑکی ہے, ان کی ایج, کیونکہ ہم نے اس کے مطابق ان کے گروپس بنانے ہیں, ان کی جگہوں کا ارینجمنٹ کرنا ہے. آپ کی دوستوں سے فون پہ پوچھ لیں, آج میں کل میں ان کے بھی کریں. اسپریڈ دا ورڈ, دوسروں کو بتا سکتے ہیں آپ اس کے اندر. اور اس کا فلائر بھی الحمدللہ بہت اچھا بنا ہوا ہے, اگر آپ لوگ اس کو ڈال دیجیے آپ لوگ اس کے اوپر ویب پہ. آئی ڈونٹ نو ڈالا ہوا کہ نہیں, لیکن اچھا فلائر ہے, اس کا آئی کیچیز ہے. تو آپ لوگ اپنے ٹیکس میں اور شیئر کریں. تو اب یہ بتائیں کہ کتنے لوگوں کو لگتا ہے کہ ان کے ساتھ بچے آئیں گے, وہ ہینڈ ریز کریں. اپنے بچے, دوسروں کے بچے, کتنوں کے بچے, کیسے بھی ہے, ہونا چاہیے یہ کورس کے نہیں. ہونا چاہیے نا. تو بہرحال یہ ایک چھوٹی سی چیز تھی. باقی اس میں جو کوشچن ہے, اس کورس میں جو ہمارے سامنے سسٹر عارفہ ہیں اور سسٹر فاطمہ ہیں اور سسٹر ہما, یہ تین لوگ ہیں جن سے آپ اس کورس کے بارے میں بات کر سکتے ہیں. اور ان کے ساتھ جن لوگوں نے والنٹیئرلی ہیلپ کا کہا ہوا, وہ تو میرا حال ہے کہ ان کا ان شاء اللہ تعالیٰ ایڈجسٹمنٹ ہو ہی رہا. ٹھیک ہے, چلیے اتنی کافی ہے بات ابھی کے لیے. پھر آپ لوگ
اگر آپ لوگوں کو سوال ہو تو میں وہاں کاؤنٹر پہ ہوں گی, آپ لوگ میرے سے آ کے بات کر سکتے ہیں انشاءاللہ. اور اپنے رجسٹریشن فارمز فل کر دیجئے کاؤنٹر پر, اور انشاءاللہ اس سے ہمیں مدد ملے گی ڈیسائڈ کرنے میں کہ ہم نے کیا ویلیوز رکھنا ہے.
ٹھیک ہے, چلے جزاک اللہ خیر. آپ سب اگلی آیتیں جو آیت 199 سے تلاوت شروع کریں, مل کے سب کریں, جو لوگ آن لائن سے سن رہے ہیں وہ بھی اور آپ لوگ بھی. اعوذ باللہ کیا ہو گیا, جس جو آیتیں بھی پڑھنی ہے ہم نے ایک آیت پڑھ لیں بس. کیا ہوا, ایک منٹ سب خاموش ہو. چلیے میں شروع کرتی ہوں. آپ لوگ تو بہت لوسٹ ہیں, آپ کو شاید سمجھ نہیں آیا کہ کہاں سے پڑھنا ہے, لیکن چلیے اب ہم شروع کرتے. میں شروع کرتی ہوں. صرف یہ ساری بیچ کی جو ایکٹیویٹیز ہوتی ہے, اس کا مطلب یہ ہوتا ہے کہ ایک چیز سے اب دوسری چیز میں آ جائیں. اب جو کر رہے تھے اس کو بھول جائیں, اور جو کرنے لگے ہیں اس پہ اپنا مائنڈ کر لیجئے. سر نحمدہ ونصلی علی رسولہ الکریم, اما بعد فاعوذ باللہ من الشیطان الرجیم. رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی. رب یسر ولا تعسر وتمم بالخیر. چلیے آگے چلتے ہیں آیت نمبر 198 سے. تھوڑا سا ان کا پچھلی آیتوں سے ربط ہے, بظاہر آپ دیکھیں گے کہ بالکل ہی 199 سے, سوری آگے دیکھیں گے آیت نمبر 199 سے, بظاہر ایک دم ایسا لگتا ہے کہ موضوع بدل رہا ہے, لیکن تھوڑا سا ان کا پچھلی آیتوں کے ساتھ ربط ہے. اور وہ ربط کیا ہے کہ ہم نے پیچھے شرک کی بات کی, اور شرک ایک ایسا موضوع ہے کہ جس پہ جب چوٹ پڑتی ہے یا لوگوں کو اس پہ ٹوکا جاتا ہے تو لوگ مائنڈ بہت کرتے ہیں. کسی سوسائٹی میں شرک یا گناہ ایسے ہی ہے جیسے زخم, کسی کے بھی زخم پہ جب ہاتھ لگتا ہے تو وہ چیختا ہے. آپ جتنے مرضی درد کے ساتھ دین کی تبلیغ کر رہے ہیں, آپ جتنے مرضی پیار کے ساتھ بولے, لوگوں کو آپ کی باتیں پتہ نہیں کیوں چھپتی ہیں. یہ تو حقیقت ہے, جو بھی غلط کام میں ہوتا ہے وہ کبھی بھی خود کو غلط نہیں کہہ رہا ہوتا. ابھی ہم نے باتوں میں سنا بھی کہ اتنا غلط کام کرنے والا شخص بار بار ایک ہی بات کہہ رہا ہے کہ میں جو کر رہا ہوں ٹھیک کر رہا ہوں. تو لہٰذا ایسے وقت میں دین کی دعوت دینے والے کو کیا رویہ رکھنا چاہیے, یہ ہے وہ حسن اخلاق جس کو آپ کہہ سکتے ہیں کہ اعلی اخلاق کے تین سنہری اصول, جس کی ہر ایک کو ضرورت ہے. سبق کے شروع میں شوہر بیوی کے تعلقات پہ بات ہوئی, تو بیوی کو شوہر کے ساتھ نبھا میں, خاندان میں, فیملی سیٹ اپ میں اپنے آپ کو سیٹ کرنے میں, اور دین سیکھنے والوں کو اپنے گھروں میں دین کا اظہار کرنے اور دوسروں کو اس پہ لے کر چلنے کے لیے کس چیز کی ضرورت ہے, اور خاص طور پہ دین سکھانے والے کو لوگوں کی ان باتوں کے جواب میں کیا رویہ اختیار کرنا چاہیے. اللہ سبحانہ تعالیٰ اپنے نبی کو کہتے ہیں. اور یہاں ذہن میں رکھیے کہ سورۃ الاعراف کا بالکل اختتام ہے, نبی صلی اللہ علیہ وسلم کے مکی دور میں شروع کے آخر میں تھی, اور اب آپ کو یہاں سے نکلنے کا حکم مل رہا ہے. تو لہٰذا اللہ تعالیٰ فرماتے ہیں آیت 199, خذ العفو وامر بالعرف. اے نبی آپ درگزر کو تھام لیجئے اور بھلی بات کا حکم دیتے رہیں. یہ آپ دیکھیں کہ مکی صورتوں کے آخر میں عموماً آپ یہی سٹائل دیکھیں گے, آپ کہ نبی صلی اللہ علیہ وسلم سے خطاب ہوتا ہے, آپ کو تسلیاں دی جاتی ہیں کہ یہ لوگ جن کو آپ تقریباً 8-9 سال سے سمجھا رہے ہیں یہ سمجھ کے نہیں پا رہے, تو آپ ان سے الجھنا چھوڑ دیں, بحث مباحثہ نہ کریں, ان کے رویوں سے درگزر کریں اور اپنی دعوت کو جاری رکھیے. کریں کیا, وارد انل جاہلین, اور جاہلوں سے اعراض کریں. یہاں جاہلین سے مراد کون لوگ ہیں, کہ جو غلط کام کر تو رہے ہوتے ہیں لیکن خود کو غلط نہیں سمجھتے. یہ شرک سے لے کے ہر نیچے والے گناہ کے لیے آتا ہے. تو تو گویا کہ یہاں اللہ تعالیٰ دین کی دعوت دینے والے کو تسلیاں دیتے ہیں کہ تم کتنی ہی نرم بات کیوں نہ کرو، تم کتنے درد کے ساتھ بات کیوں نہ کرو، لوگوں کو تمہاری باتیں اچھی نہیں لگیں گی، تو دل توڑ کر اس کام کو چھوڑنے کی بجائے کام کرتے رہو، لیکن خزل اف درگزر کرو. یہ لفظ اف پیچھے بھی گزرا تھا نا کچھ سبق پہلے بھی، اف عین فا وا، ٹھیک ہے، درگزر کرو، جانے دو، لیٹ اٹ گو، اٹس اوکے، جانے دو، اوور لک کرو. اور وامر بالعرف، وامر وہی ہے جس کو آپ امر کہتے ہیں حکم، اور عرف کہتے ہیں عین رافا سے، یعنی معروف طریقے کا یا اچھی بات کا حکم دیتے رہو. اف کے وہ دو معنی پیچھے یاد رکھے، اپنے مٹا دینا یا بھلا دینا، دونوں معنی ہے. مطلب کیا ہے کہ درگزر کرو، معاف کر دو، بتلا نہ لو. اور اسی طرف کا ایک معنی کیا، آسان کرو، یعنی لوگوں کے ساتھ آسان معاملہ کیا کرو، اس کو سہولت دو. دیکھیے خزل اف بہت آسان ہے، لیکن وامر بالف بہت مشکل ہے. معاف کرنا اور اعراض آسان ہوتا ہے، لیکن جب لوگوں کو برائی پہ روکتے ہیں، اچھے طریقے، اچھے کام کا حکم دیتے ہیں، یہ بہت مشکل ہے. اس کے لیے انسان کو صبر کرنا چاہیے. سوال پیدا ہوتا ہے کہ کن کن باتوں کو معاف کر دو. نمبر ایک، جن پر اذیت ہو. نمبر وہ باتیں جن پر حق ہے کہ بدلہ لے لو، مت لو. پھر نمبر تین، جن باتوں سے دل دکھے. لوگوں کی باتوں پہ دل بہت دکھتا ہے، کیا کرو؟ وافون خزے لو، معاف کر دو. پھر اسی طرح کس کو معاف کرو؟ جو تنقید کرے. کیا ہوا، چھوڑ دو، اب جو بھی لوگ کہتے ہیں ان کو کرنے دو. اس آیت کو اخلاق حسنہ کی جامع ترین آیت کہتے ہیں، یعنی گڈ مینرز، گڈ اخلاق کی سب سے کمپریہنسو ورس ہے یہ. لہذا لوگوں کو چھوڑو، واردن الجاہلین، جاہلوں سے اعراض کرو، کیونکہ جاہل لوگ جو ہوتے ہیں نا یہ الجھنا چاہتے ہیں. سورت فرقان میں ہم پڑھیں گے آیت نمبر 63، وَإِذَا خَاطَبَهُمُ الْجَاهِلُونَ قَالُوا سَلَامًا، اور جب جاہل لوگ ان رحمان کے بندوں سے الجھنا چاہتے ہیں تو وہ ان کو سلام کرتے ہوئے گزر جاتے ہیں. یعنی عباد الرحمان کی صفت ہے کہ بحثوں میں نہیں پڑتے، تو دین کے معاملے میں بحث انتہائی ناپسندیدہ. سورت قصص میں بھی اہل ایمان کا یہی طریقہ بتایا گیا، سلام علیکم لا نبتغی الجاہلین، تم پر سلام ہو، ہم جاہلوں کے منہ لگنا نہیں چاہتے. یہ آیت 55 ہے سورت قصص کی. تو گویا کہ یہاں تین باتیں ہیں، ایک داعی دین کے لیے عفو درگزر سے کام لینا، نیکی اور بھلائی کی بات کا حکم دیتے رہنا، اور جاہل بننے یعنی جذباتی پن سے بچنا. مشتعل لوگ ہیں، غصے میں ہیں، تھریٹ ہیں، ان کے دل میں آپ کے بارے میں کوئی غلط بات آ گئی ہے، کسی نے ان کو غلط پٹی پڑھا دی، ان کے اپنے نفس نے کچھ کہہ دیا، تو بس آپ دوسروں کو پیچھے کر دیں. دیکھیے یہ بہت مشکل ہوتا ہے اس بندے کے لیے جس کے اوپر صرف دین کا چھلکا ہو. پچھلے سبق کے اوپر غور کر لیجئے کہ جس نے فیضن سلخا، لیکن جب دین پورا اندر جسم کے کھلا ہوتا ہے نا، تو پھر داعی دین اللہ کے لیے کام کرتا ہے. وہ اپنی ذات کو جتنا جھکا سکے، توڑ سکے، توڑ دیتا ہے، لیکن لوگوں کو چھوڑتا نہیں ہے. تو یاد رکھیے، چھوڑنا نہیں ہے، لوگوں کو جوڑنا ہے. جب ایک انسان کے پاس یقینی علم ہوتا ہے تو لا محالہ اس کا دل چاہتا ہے کہ وہ دوسروں کو بھی دے. پھر اسی طرح ان آیتوں میں ایک میسج ہے کہ لوگوں سے زیادہ ایکسپیکٹیشن نہ رکھو، لوگوں سے زیادہ کی توقع نہ رکھو. بہت ہائی ایکسپیکٹیشنز جو ہوتی ہیں نا، یہ بندے کو بعد میں دکھی کرتی ہیں. مثال ہے کہ میں آپ سب سے ایکسپیکٹ کر لوں کہ آپ سب 25/25 مارکس لیں گے ہر پارے میں، ہر پیپر میں، تو یہ میری زیادتی ہوگی، مجھے ایسا نہیں کرنا چاہیے. میں سوچوں کہ آپ میں سے ہر بندہ جو بات سنے گا فوراً مانے گا، اللہ کرے آپ ایسے ہی ہوں اور انشاءاللہ آپ ایسے ہی ہوں گے، لیکن مجھے ایسا نہیں سوچنا چاہیے ورنہ میرا دل ٹوٹے گا. کیونکہ جب پھر دین کی بات بتانے والے کا دل کھٹا ہو جاتا ہے نا، تو پھر اس کے دل سے بات نہیں نکلتی. تو اللہ تعالیٰ کہتے ہیں کہ لوگوں کے رویوں کے ساتھ ویسے ہی کرو جیسے بچے کرتے ہیں. کیا آپ کے بچے 100% آپ کی امیدوں پہ پورے اترتے ہیں، لیکن بعد میں بڑے ہو کے وہ آپ سے بھی اچھے ہو جاتے ہیں؟ یہی اسٹوڈینٹس کا حال ہوتا ہے، یہی قوموں کے ساتھ نبیوں کا حال ہے. تو وہ اگر تمہیں غصہ چڑھائیں تو اس پہ غصہ کرنے کی بجائے، ان کے اوپر دل جلانے کی بجائے، بس تم جتنا وہ کر رہے ہیں اس پہ راضی رہو. اور میں ایک چیز پہ ہمیشہ اپنے دل کو مطمئن پاتی ہوں کہ اللہ تیرا شکر ہے، یہ دین کے لیے تو آ رہے ہیں نا، کہیں بھی آپ کی بات نہیں کر رہی, ہر جگہ جہاں بھی انسان دین کی بات کرتا ہے تو میں سوچتی ہوں کہ اللہ تعالیٰ تیرا شکر ہے, ان میں کوئی خیر ہے تو ان سے دین کا کام کرا رہا ہے. اسی طرح ساتھیوں سے بڑی بڑی غلطیاں ہو جاتی ہیں کیونکہ ہم سب سے ہوتی ہیں, تو میں سوچتی ہوں کوئی بات نہیں, میں ان کو تسلی دیتی ہوں, وہ کبھی ان کا مورال ڈاؤن ہو جاتا ہے ہم سے تو صحیح نہیں ہوگا, مجھے لگتا ہے یہ کام میں کبھی نہیں کر سکوں گی, اتنے سال سے کر رہی ہوں پھر غلطیاں کرتی ہوں. تو میں نے کہتی ہوں نہیں, آپ یہ دیکھیں کہ اتنے سال سے اللہ آپ سے کرا رہا ہے تو پھر کیا ہوا, آپ کر رہی ہیں اللہ آپ سے کرا رہا ہے, یہی بہت ہے. بد قسمت اور قابل رحم وہ شخص ہے جس سے اللہ یہ کام چھڑوا دے, سیدھی سی بات ہے. تو لہٰذا اللہ تعالیٰ کہتے ہیں کہ جو لوگ اپنی سہولت سے کرتے ہیں کر لو, راضی رہو, شکوے نہ کرو. ایک کام کرنا ہوتا ہے, دیکھیے بعض دفعہ کچھ لوگوں سے آپ کو بہت ہوپس ہوتی ہیں, جیسے آپ کو اپنے بچوں سے ہوتی ہیں, کچھ اسٹوڈینٹس بھی ایسے ہی ہوتے ہیں, کچھ ساتھی ایسے ہوتے ہیں دین کا کام کرنے والے. دیکھیے یہ وہ رشتہ بن جاتا ہے جو ماں بیٹی کا رشتہ ہوتا ہے, جو انسان کا اپنوں میں ہوتا ہے. اب ہوتا ہے کہ جیسے ماؤں کو اپنے بچوں سے بچیوں سے کچھ سے بہت ہی ہائی ایکسپیکٹیشنز ہوتی ہیں نا, اسی طرح استادوں کو بھی ہوتی ہیں, نبی صلی اللہ علیہ وسلم کو بھی ہوں گی. اب کرنا کیا ہے, اگر وہ اس لیول پہ نہیں پہنچ پا رہا یا وہ مسلسل اعراض ہے تو کرو کیا کہ اس کو دل کے اس محبت کے خانے سے نکال کے نہ کہیں نیچے کے کونے میں ڈال دو بس, کیونکہ ہم جن سے محبت کرتے ہیں نا ان کے لیے جلتے ہیں کڑتے ہیں. بعض دفعہ ہمارا ان کو بار بار کہنا ہمارے تو محبت کا ابال ہوتا ہے, وہ تھریڈ فیل کرتے ہیں, پھر آ رہے زن الجاہلین, پھر اللہ کہتا ہے ان کو ان کے حال پہ چھوڑ دو. ایک میں نے کہانی سنائی تھی آج کی بات میں کہ ایک شخص تھا, تو اس کے پاس ایک شخص دوڑتا ہوا آیا اور کہنے لگا کہ میرے پاس یہ کچھ سونا ہے, اس سونے کو مجھ سے خرید لو, مجھے بہت اس کی ضرورت ہے. تو وہ شخص بڑا نیک تھا اور ٹرسٹ وردی شخص تھا, اس نے کہا کہ پتہ نہیں بےچارا کتنا مجبور ہے, تو اس نے کہا کہ میں تمہیں دیتا ہوں, کل جب میرے پاس پیسے کبھی ہوں گے کوئی وقت ہے تو میں آ کے لے جاؤں گا, پیسے دے دوں گا تمہیں. تو سنار کو بیچ دیا, پھر تو ہاتھ نہیں آئے گا. اس نے کہا ٹھیک ہے, اس نے وہ پورا سونا اس سے لے کے اس کی قیمت جو وزن بنتا تھا اس کو پیسے دے دیے. اب اس نے کیا کیا کہ اس سونے کو اندر کے کسی سیف میں چھپا دیا, دو تین مہینے کا اس نے وقت لیا, بعد میں دو تین مہینے چھوڑ چھ مہینے سال گزر گئے, وہ بندہ جو ہے آیا ہی نہیں. یہ بےچارا پریشان تھا کہ پتہ نہیں کیا مجبور ہے کہ آیا نہیں. خیر ایک موقع پہ اس کو پیسوں کی ضرورت پڑ گئی, اس نے کہا کوئی بات نہیں اب وہ تو آیا نہیں, میں یہ سونا بیچ کے اپنے پیسے لے لیتا ہوں. جب یہ وہ سونے کے ٹکڑے لے کر سنار کے پاس گیا کہ بھائی مجھے دو, تو اس نے سنار نے دیکھا تو کہا یہ تو سونا ہی نہیں ہے, یہ تو تمہیں دھوکہ دے گیا وہ بندہ, یہ تو لوہے کا ٹکڑا ہے, اس کی تو قیمت کچھ نہیں. اب ایک وقت کیا تھا کہ وہ بندہ اس وقت دکھی پریشان اور روتا دھوتا کیا کرے, اس نے صرف ایک کام کیا, ان سونے کے ٹکڑوں کو سیف سے نکال کے بائی ڈیکوریشن پیس بنا کے رکھ دیا. یہ لوگوں کے ساتھ کیا کرے, جن لوگوں کو آپ اپنے دل کے سیف میں رکھتے ہیں نا چھپا کے محبتوں بھرے, اگر وہ نہیں آپ کی محبت کی قدر کر پا رہے نا اور ان کی زندگی ابھی کوئی ایمبیشیس لائف نہیں بن رہی, تو بس آپ ان کو دل کے سیف سے نکال کے پھر دعاؤں میں اور ادھر ادھر جہاں دوسرے لوگ ہیں ان کو رکھ دیں, نتیجہ کیا ہوگا کہ آپ مطمئن ہوں گے. یہ ہے خوش رہنے اور مطمئن رہنے کا طریقہ. زندگی میں کوئی بچہ آپ کا, کوئی ساتھی, شوہر, بیوی, کوئی بھی اگر آپ کی امیدوں پہ پورا نہیں ہو رہا نا پورا, تو بس آپ لیٹ اٹ ریلیکس, اپنی تربیت کر لیں, خود ہی لو, آپ دیکھیں گے اس سے پھر آپ کی زندگی میں سکون آئے گا. کیونکہ جب ہم دوسروں کی بے دینی پہ یا ان کے اعراض پہ جلتے کڑتے ہیں ہم خود بیمار ہو جاتے ہیں, اور دوسری بات اس سے کیا پتہ چلتی ہے کہ دوسروں کو جب بھی دین دو تو آسان دین دو. اللہ کے نبی نے فرمایا کہ یسرو ولا توسرو, لوگوں کے لیے آسانی پیدا کیا کرو, مشکلات پیدا نہ کیا کرو, روڑے نہ اٹکاؤ. وبشرو ولا تنفرو, خوشخبریاں دیا کرو, نفرت نہ دو. حکم کیا ہے کہ جب دوسروں کو دین کی بات آپ بتائیں تو بڑی منیمم لیسٹ منیمم بتائیں, چلو چار فرض تو پڑھ لو نا بھی بیٹھ کے, جب خود عمل کریں تو ٹاپ کلاس کا عمل کریں. لوگوں کو ابتدا میں آپ تہجدوں پہ نفلوں پہ اور نفل روزے اور ایک یہ اور وہ پہ ڈالیں گے تو لوگ بھاگ جائیں گے, اپنے لیے دی بیسٹ پہ عمل کریں, لوگوں کو دا لیسٹ بتائیں, انشاءاللہ فائدہ ہوگا. بڑی خوبصورت ایک حدیث ہے, اللہ کے نبی نے فرمایا کیا میں تم کو وہ شخص نہ بتاؤں جو آگ پر اور جس پر آگ حرام ہے. میرا تو دل کرے اس میں میرا نام ہو کہ میرے اوپر آگ حرام ہے, میں آگ میں نہیں جاؤں گی, آگ میرے مجھے نہیں لگے گی. تو لوگوں نے پوچھا کہ ضرور بتائیے, تو آپ نے فرمایا کل شیئن قریب حین لین سہل, کہا ہر وہ شخص جو بڑا قریب ہے, نرم ہے, سافٹ ہے, اور اس سے معاملہ کرنا بڑا آسان ہے. کوئی ایسا کردار ذہن میں لائے جو بڑا سافٹ ہوتا ہے, اسمائلی, مسکراتا, کبھی تانا نہیں, کبھی کچھ نہیں, لیکن آپ دیکھیں کہ عام طور پر لوگوں کے دل بہت چھوٹے ہوتے ہیں. ہم آج بڑے اچھے ہیں, ایک وقت ہماری بیٹی ہمیں نہ پوچھے ہم ناراض, ساس بہو کتنی خوش ہیں. ایک وقت بہو بیچاری نہ پوچھے ساس نے کہنا بس اس نے تو مجھے کبھی پوچھا ہی نہیں, اور ساس بیچاری ہمیشہ لاڈ کرتی رہے گی. ایک وقت ذرا کسی خوشی غمی میں نہ کچھ لے دے, ہم کہیں گے جی انہوں نے تو کبھی دیا نہیں. یہی رشتوں میں شوہر بیوی سارا دن ہماری جھگڑے کیا ہوتے ہیں میاں سے, آپ نے تو کبھی میرے لیے کچھ کیا ہی نہیں, آپ کے لیے تو میں جی ہوں یا مروں. کبھی نہ یہ تانے دے, ہمیشہ نرم رہے, آسان رکھے, انشاءاللہ فائدہ ہوگا. اور آپ دیکھیں یہ عفو درگزر کتنی خوبصورت بات ہے. ایک حدیث سناؤں گی تو آپ کا اپنا ہی دل خوش ہو جائے گا. حضرت انس کی روایت ہے طبرانی سے, قیامت کے دن جب حساب کتاب ہو رہا ہوگا, آپ لکھیے, آپ جب ہاتھ باندھ کے بیٹھتے ہیں نا تو مجھے ایسے لگتا ہے کہ آپ میرا امتحان لے رہے ہیں. ٹھیک ہے, تو اسٹوڈینٹس کبھی بھی سینے پہ ہاتھ باندھ کے اور ٹیک لگا کے نہ بیٹھے, ورنہ مجھے لگے گا کہ آپ میرے ایگزامینر ہیں. بہرحال اب کیا ہوا کہ کہا کہ قیامت کے دن جب حساب کتاب ہو رہا ہوگا تو بندے سب حساب کے لیے کھڑے ہیں. سوچیے ذرا آپ اپنے آپ کو, ہم سب ہی کھڑے ہیں. چلے ایک پکار لگے گی, اونچی آواز سے ایک اعلان ہوگا, جس کے ذمہ اللہ کا حساب ہے وہ کھڑا ہو جائے. نعوذ باللہ, یعنی ایسے ہی ہے جیسے کوئی کہے کہ اللہ نے جس کا کچھ دینا ہے وہ کھڑے ہو جائیں, یعنی اللہ سے کچھ لینا ہے تو لے لو. اب یہ بڑی عجیب پکار ہوگی کہ اللہ کے ذمہ کس کا حساب ہو سکتا ہے. لیکن آپ کو پتا ہے کہ کون لوگ کھڑے ہوں گے؟ وہ لوگ کھڑے ہوں گے جو لوگوں کو اللہ کے لیے معاف کرتے تھے. کہا جائے گا اٹھو آؤ آج اللہ تمہیں اس کے بدلے دے گا. کتنا آسان ہے کہ لوگ ہم پہ زیادتی کریں, ہمیں باتیں کریں, ہم پہ تنقید کریں, الزام لگائیں, سو دفعہ لگاؤ ہم تمہیں اللہ کے لیے معاف کرتے ہیں کیونکہ کل اللہ ہمیں اس میں انشاءاللہ فائدہ دے گا. اور ہمارے نبی بالکل ایسے ہی تھے. حضرت عائشہ کہتی ہیں کہ اللہ کے نبی فحش کو نہیں تھے, نہ بازاروں میں چیخوں پکار کرتے تھے, نرمی برتتے تھے اور لوگوں کو معاف کرتے تھے. اسی طرح ایک بڑی خوبصورت سی روایت ہے, اس آیت کے ساتھ ضرور دل چاہتا ہے شیئر کروں. فرمایا کہ امنانی ربی, میرے رب نے مجھے نو باتوں کا حکم دیا. 9 things ہے, کو کوئکلی لکھ لیجئے کہ میں 9 کام ضرور کروں. نمبر 1 الاخلاص فی السر والعلانیہ, چاہے میں تنہائی میں کوئی کام کروں یا لوگوں کے بیچ میں اخلاص کے ساتھ کروں, خالص اللہ کے لیے کروں. دوسرا والعدل فی الرضا والغضب, میں کسی سے خوش ہوں یا میں غصے میں ہوں, میں عدل کا دامن نہ چھوڑوں. بعض دفعہ ہم غصے میں آ کے عدل کا دامن چھوڑ دیتے ہیں, بعض دفعہ محبت میں. پھر اگلا والقصد فی الغنا والفقر, دولت مندی ہو یا فقیری ہو میں میاں نواری ربی رکھوں, یعنی میں بیلنس رہوں, نہ تو بہت اوپر کنجوس ہو جاؤں اور نہ بہت نیچے جا کے تو غلط کام کرنے لگ جاؤں. پھر وناف من من آسانی, اور جو میری نافرمانی کرے میں اس کو معاف کر دوں. پھر ون اسیلو من قطانی, اس سے جڑوں جو مجھ سے کٹے, یعنی جو مجھ سے رشتے کاٹے میں اسے رشتے جوڑوں. اور آتا من حرمنی, میں اس کو عطا کروں جو مجھ سے روکے, یعنی جو آپ مجھے کچھ نہیں دیتا میں اس کو دوں. پھر اس کے بعد آپ نے فرمایا میری گفتگو ذکر کی ہو, میری خاموشی غور کی ہو اور میری نظر عبرت کی ہو. اور طویل روایت ہے لیکن یاد رکھیے کہ دین کا کام کرنے والوں کا جب تک کیلے پر بلند نہیں ہوگا, بہت زیادہ بڑے دل کے نہیں ہوں گے کام نہیں ہوگا. اب اللہ تو یہ کہتا ہے لیکن نفس تو کچھ اور کہتا ہے. اس نفس کی چپکلش کو اللہ تعالیٰ آیت نمبر 200 میں ہمارے سامنے رکھتے ہیں, اور اس کو پڑھتے ویسے لگتا ہے کہ واقعی اللہ حبل الورید سے قریب ہے, شاہرخ سے قریب ہے. جو چھٹے ہیں نو پرابلم, چھوڑ دیجئے, بات میں لے لیجئے, اگلی آیت پہ چلیں کہ جب یہ سب نہ کرنے کو دل کریں تو کیا کرو. وَإِمَّا يَنزَغَنَّكَ مِنَ الشَّيْطَانِ نَزْغٌ فَاسْتَعِذْ بِاللَّهِ, اور اگر کبھی آپ کو کوئی چوک لگ جائے شیطان کی طرف سے تو اللہ کی پناہ میں, تو اللہ کی پناہ طلب کریں, بے شک وہ سب کچھ سننے اور جاننے والا ہے. یہاں لفظ آئے نزغن, بڑا ہی خوبصورت لفظ ہے. آپ جب اس کا ترجمہ دیکھیں گی نا تو آپ سمجھیں گی واقعی آپ ہی کے دل کی کیفیت ہے, کیونکہ جب کوئی ہمیں ستاتا ہے نا تو اندر کچھ ہوتا ہے. یہ جو اندر کچھ ہوتا ہے نا یہ نزغن ہے. نون زین زا غین اس کا روٹ ہے. نزغن کہتے ہیں انگلیوں کے کی پوروں کے ساتھ کسی کو گدگدانا. یہ دیکھیں ایسے کسی, ہم کبھی بچہ سو رہا ہونا تو ہم اس کو کیا کرتے ہیں, ایسے گدگدیاں کرتے ہیں نا, یہ پوروں کے ساتھ, یعنی بچہ سو رہا ہے تو آپ جا کے اس کیسے بغلوں میں گگگڑ کرتے ہیں نا. شیطان اس طرح ہمیں اکساتا ہے, یعنی یہ شیطان کے وار کرنے کا طریقہ ہے کہ شیطان انسان کو گدگدی کرتا ہے. بار بار تم کیوں چپ رہو, تم کسی سے کم ہو, تمہیں جواب نہیں دینا آتا, لو دب جاؤ گی تو کہیں گے اس کو بڑی, دیکھو یہ جھوٹی تھی نا اس لیے نہیں بول رہی, یہ سچی تھی نا ایسی تھی وہ تھی. یاد رکھیے پچھلے سبق میں تھا انسلخا, یہ اس کا اپوزٹ کہہ لیں. جب بندہ دین سے دور ہوتا ہے نا تو سب سے پہلے جو خیال آتا ہے نا, کل میں بھول گئی, بعد میں میں نے غور کیا تو مجھے لگا میں نے آپ کو نہیں وہ بتایا, جب انسان دین سے انسلاخ اختیار کرتا ہے نا تو سب سے پہلے یہ سوچتا ہے کہ میں ٹو مچ ہو گیا تھا, میں ایکسٹریم پہ چلی گئی تھی, اتنا کرنا لازمی نہیں ہے, کوئی کر لے تو اٹس ویل اینڈ گڈ, دے کین ڈو اٹ بٹ آئی کینٹ, یہ اسٹائل ہے. اسی طرح جب دیندار کو کسی کی بات بری لگتی ہے تو وہ اس پہ صبر کرتا ہے نا تو شیطان پھر اندر یہ گدگدیاں کرتا ہے, نہیں 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 تو کر تو کر, تو چپ کیوں بولتا ہے بار بار, اس کا مطلب کہ شیطان بار بار برائی کا خیال دلاتا ہے. آپ بلانا چاہتے ہیں شیطان یاد دلاتا ہے, آپ اوور لک کرتے ہیں شیطان بار بار اس کی برائیاں دیتا ہے. لو میں اس کو یہ نہیں کہہ سکتی تھی, میں تو اس کا منہ توڑ جواب دے سکتی تھی. بعض جب آپ کہتے ہیں ہائے بعد میں خیال ہے, یہ بات پہلے کیوں نہ میں نے کہہ دی, کبھی ایسا ہوتا ہے چپ رہے بعد میں کئی باتیں یاد آتی ہیں کہ اگر اس وقت میں بولتی یہ کرتی وہ کرتی. سورت مومنون آیت 98 میں بھی انشاءاللہ ہم یہی بات پڑھیں گے کہ ایسے وقت میں کیا کہو, اللہ کی پناہ میں رکھو. یا ایک بڑا ہی دلچسپ معاملہ ہے اگر آپ غور سے دیکھ رہے ہیں, تھک نہیں گئے, نزغن کیا روٹ ہے, نون زا غین, ٹھیک ہے, نزغن تو یہ آ گیا جو بتا دیا, ایک اور لفظ ہوتا ہے نزا, نون زا عین, نزا کا معنی کیا ہے, جھگڑا, کھینچا تھا نہیں, صرف ایک نقطے کا فرق ہے. شیطان پہلے نزغن کرواتا ہے, تم بولو چپ کے چپ ہو, کبھی میاں ڈانٹ رہے ہو تو اندر کسی نہیں بات آ رہی ہوتی ہوگی, میں نہیں بولوں, میں بولوں جواب دوں ذرا ان کو, مزہ دوں, کیا مجھے نہیں پتا, یہ نزغن ہے. اور اگر آپ بول اٹھے تو نزا ہو جائے گا, پھر جھگڑا ہو جائے گا. صرف اس سے ایک نقطے کا فرق بندے کو جھگڑوں میں لاتا ہے. جھگڑے کیسے رکے, وَإِمَّا يَنزَغَنَّكَ مِنَ الشَّيْطَانِ نَزْغٌ فَاسْتَعِذْ بِاللَّهِ, أَعُوذُ بِاللَّهِ پڑھ لیا کریں. آپ کو لگ رہا ہے نا کہ دوسرا بندہ آپ پہ زیادتی کر رہا ہے, آپ کا شوہر ہے, آپ کا بھائی, آپ کا بیٹا ہے, بیوی ہے, آپ کچھ نہیں کر رہے نا, آپ بس ایسے کہہ دیں أَعُوذُ بِاللَّهِ مِنَ الشَّيْطَانِ الرَّجِيمِ, اللہ کو پتا ہے, أَعُوذُ بِاللَّهِ. ایک تو آپ دیکھیں کہ غصہ ایک طرف بھاگ جائے گا اور دوسرا یہ کہ اگلے کو احساس ہو جائے گا کہ میں کیا کر رہا ہوں. آپ کہتا ہے کہ غزوہ احد میں اللہ کے نبی کو غصہ آیا تھا جب آپ کے چچا کو مارا گیا اور آپ کو بھی زخم ہوا, جب آپ کے جسم پہ خون نکل رہا تھا تو آپ کی زبان مبارک سے یہ لفظ نکل گئے, کیف یفلح قوم, کیسے فلاح پا سکتی ہے وہ قوم, خدب وجہ نبیہم بالدم, جنہوں نے اپنے نبی کے چہرے کو خون سے رنگ دیا, وہو یدعوہم الی اللہ, جبکہ وہ ان کو اللہ کی طرف بلا رہا تھا. تو اللہ نے آپ کو تک اس پہ بھی آیتیں اتار دی تھی کہ آپ کے ہاتھ میں کچھ نہیں ہے جب تک اللہ نہ چاہے. اسی طرح آگے انشاءاللہ ہم سورت حامیم سجدہ میں ہوا کے لفظ کے اضافے کے ساتھ پڑھیں گے, یہی آیت آئے گی, لیکن انہو ہو السمیع العلیم, تو بات کیا ہے کہ دب جائیے. حدیث میں ہوتا ہے کہ جو حق پہ ہوتے ہوئے جھگڑا چھوڑنے کے خیال سے اپنی بات چھوڑ دے گا, اللہ اس کو جنت میں بہترین جگہ دے گا. پھر اسی طرح آپ دیکھیں کہ اللہ عزت کو بڑھاتا ہے, من تواضع للہ, جو اللہ کے لیے اپنے آپ کو جھکا لے گا اللہ سبحانہ تعالیٰ اس کو عزت دیں گے. کرو کیا, آیت 201, اب اسی کا اگلا مرحلہ, ان الذین اتقوا اذا مسهم طائف من الشیطان تذکروا, جن لوگوں کے اندر تقویٰ ہے, پوچھیں خود سے ہے میرے اندر, کیسے پتا چلے, اگلی بات سے, ان کو جب کوئی برا خیال چھو جاتا ہے شیطان کے اثر سے تو وہ چکنے ہو جاتے ہیں, خود سمجھ آنے لگتا ہے کہ یہ میں غلط بولنے لگی ہوں, سیلف کنٹرول آ جاتا ہے. یعنی اللہ کا تقویٰ وہ بریک ہے جو بندے کے ایکسیلیٹر سے پاؤں اٹھوا دیتا ہے کہ بس سٹاپ ہیر, ہر گھڑی اپنے فکر اور عمل کا احتساب, کبھی عارضی طور پہ غفلت آتی ہے, کبھی شیطانی وسوسوں سے دل میں نیگیٹو خیال آتے ہیں. کئی دفعہ آپ کو ایک گھر میں ساتھ رہنے والوں کے بارے میں خیال آئیں گے, یہ میری بہو جو نا مجھے پیار کوئی نہیں کرتی, یہ میرے بیٹے کو میرے خلاف کچھ کہتی ہے ضرور, اور یہی سیم بہو کے بھی دل میں ڈال رہا ہوگا شیطان, یہ میاں صاحب کافی دیر سے ہی کمرے میں آئے نا, یہ اماں کے پاس بیٹھے ہوئے ہیں, وہ کچھ کر رہی ہوں گی, بس پھر میں نے بھی ایسے ہو جانا ہے, آتے ہیں کہ نہیں, سچ بتائیں, واللہ واللہ قسم کھا کے کہہ سکتی ہوں, انتہائی شدید محبت کرنے والے جوڑوں کے بیچ میں دل میں کئی دفعہ ایسے خیالات آ جاتے ہیں کہ بس منہ سے نہ بولو دل میں کہہ دو, آتے ہیں کہ نہیں آتے, کسی رویے پہ, کسی عادت پہ, کسی بات پہ, لیکن بس اس کو سیلو, زپ یور ماؤتھ, پھر دیکھیے گا وہ نزغہ جو ہے وہ نزغہ نہیں بنے گا. نبی صلی اللہ علیہ وسلم نے خود فرمایا, ایک بہت ہی خوبصورت آپ کی روایت ہے, آپ نے کہا کہ میرے بھی دل پر کبھی کبھی حجاب سا آ جاتا ہے اور میں روزانہ 100 مرتبہ استغفار پڑھتا ہوں, اللہ سے معافی مانگتا ہوں. دلوں میں آتا ہے خیال, انہو لیغانو علی قلبی وانی لاستغفر اللہ فی الیوم مئت مرہ. تو انسان ہے, جتنا سیلف کنٹرول ہوگا اتنا انشاءاللہ جھگڑے اور لڑائیاں ختم ہو جائیں گی اور آپ فیل کریں گے کہ اس کے بعد آپ کا دل کھلا ہو جائے گا. جیسے میں اس کو ایسے سوچتی, پلاسٹک ہے نا, اس میں چیزیں ڈالتے جائیں تو وہ کھلتا جاتا ہے. ہمارا دل بھی ایسا ہی ہے, جتنا اس میں آپ صبر برداشت لوگوں کے تانے مینے الزامات ڈالتے جائیں گے نا, آپ کا دل بڑا ہوگا. اور یہ چھوٹے دل کی علامت ہے کہ کسی نے ایک جملہ بولا اور آپ کا ٹپ ٹپ پانسو گر گئے, مطلب یہ کہ دل میں اتنی بھی جگہ نہیں کہ کسی کے دو جملے ہی برداشت کر لیں. لوگ اکثر کہتے ہیں اتنا دل بڑا کیسے ہوتا ہے, کیوں نہیں کسی کے بارے میں آپ کے دل میں برا خیال آتا, آپ کو کوئی برا کیوں نہیں لگتا؟ اس لیے کہ دل بڑا کر لیں. بڑے کمرے میں چھوٹی سی چیز پڑی ہوئی چپتی بھی نہیں, چھوٹے سے گھر میں چھوٹی سی بھی چیز چپتی ہے. تو جن کے دل چھوٹے ہیں نا, وہ لوگوں کے ایک ایک بات پہ روتے ہیں. چونکہ اس نے یہ کہہ دیا میں نہیں کروں گی, اب چونکہ اس نے یہ کہہ دیا میں نہیں ملوں گی, میں اس کی شکل نہیں دیکھوں گی. اور دوسرے کہتے ہیں کوئی بات نہیں, فائزہ ہم مبصرون, اور اچانک ان کی آنکھیں کھل جاتی ہیں. یہ جو لفظ ہے نا شیطان کے لیے, جو کہا گیا کہ شیطان اس کے دل میں ایک طائفن لے آتا ہے, تو طائفن کے دو روٹ ہیں, توئے حمزہ فا اور توئے واؤ فا. طائف کہتے ہیں چکر لگانے والے کو, توف ہے گھومنا, طواف بھی اسی سے ہے. مراد یہ کہ گھوم گھوم کے خیال آتا ہے بار بار. اس وجہ سے کیا سیکھا کہ شیطان مومن کے دل پہ حملہ تو کرتا ہے لیکن ٹھہرتا نہیں ہے, مومن ہوش میں آ جاتے ہیں. اللہ عبادک منہم المخلصین میں جو ہے, اور یاد رکھیے اللہ کا ڈر ہے جو انسان کو شیطان کے حملوں سے بچاتا ہے, باشعور بن جاتا ہے انسان تقوا کے ساتھ, اس سے پہلے کہ اللہ اس کا حساب لے وہ اپنا حساب خود لینے لگتا ہے. اب اس کے بعد کیا ہوتا ہے, یہ اگلی سٹیج اب دیکھیے گا, آیت 202 آخری آیت ہے اس ٹاپک کی. وَإِخْوَانُهُمْ يَمُدُّونَهُمْ فِي الْغَيْشِ, اور جو ان شیطانوں کے بھائی ہیں, کن کے بھائی ہیں؟ اخوان جو ہے نا اخی کا واحد ہے, یعنی اخی واحد ہے, اخوان جمع ہے, اور ہم سے مراد شیطان ہے. ایک تیسری مشکل اب سامنے دکھ رہی ہے نا, ایک پہ ایک مشکل ہے. کون سی؟ يَمُدُّونَهُمْ فِي الْغَيْشِ, وہ تو ان کو گھسیٹ کر لے جاتے ہیں دور تک گمراہی میں. تم ملا یقصرون, پھر وہ اس میں کمی نہیں کرتے. پیچھے کس کی بات تھی؟ تقوی والے, وہ تو اوور کم پا جاتے ہیں ان چیزوں پہ. شیطان سے دوستی کرنے والے گمراہیوں میں گھسٹتے ہی جاتے ہیں. پیچھے اپنے کہانی سنی, وَتْلُ عَلَيْهِمْ نَبَأَ الَّذِي آتَيْنَاهُ بَلَمْ بِمْ بَعُورْ, یا کوئی اور بھی کیا ہوا تھا اس کے ساتھ, یہ ہوا تھا جو اس آیت میں, يَمُدُّونَهُمْ فِي الْغَيِّ. ایک دفعہ آپ قرآن کا ہولڈ اپنے سے ہٹاتے ہیں, شیطان آپ کو یوں گھسیٹ کے بوری کی طرح پکڑ کے اپنے دام میں لے جاتا ہے. تو کیا سمجھ آیا کہ کبھی بھی کسی سے کھٹ پھٹ ہو جائے, کسی کی بات آپ کو بوری, کسی کو آپ کی لگے, فوراً جا کے سوری کر لیں, ہاں بھائی میں نہیں غلطی کی. اچھا بڑے مزے کی بات بتاؤں آپ کو, اکثر کھٹ پھٹ شوہر بیوی میں ہوتی ہے کہ نہیں ہوتی؟ ہر ایک کی نہیں ہوتی الحمدللہ. اگر وہ کہہ دے کوئی بھی غلطی شوہر کرے نا, تو آپ اس کو ریلیکس کیسے کریں؟ میں مانتی ہوں میری یہ غلطی نہیں, میں نے بس ایک ہی غلطی کی تھی. کب؟ اپنی شادی والا دن بتا دیں, دیٹس اٹ. یقین کریں آپ وہ اسمائل دے دیں گے, وہ ہنس پڑیں گے, ان کا غصہ دور ہو جائے گا. ہاں جی میں بالکل میں مانتی ہوں, بالکل ٹھیک ہے, اور میری پہلی غلطی وہ تھی. بس دیکھیں اچھا کبھی کیا کہا کریں, کبھی وہ کہیں نا تم نے یہ کیا وہ کیا یہ کیا, تو اوف مجھے آپ پہ افسوس ہو رہا ہے, مجھے آپ پہ رحم ہو رہا ہے, کیوں کیا ہوا ہے, اللہ نے آپ کو ایسی بری بیوی دی؟ ہنس پڑیں گے. آلویز چیزوں کو ریلیکس رکھیں. یہ جو ہم ٹک 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 سوٹیاں چلتی ہیں نا باتوں کی, اور میں کس سے کم میں کس سے کم, کیونکہ سبق کے شروع میں یہی ٹاپک تھا. یقین کریں آپ ایک دفعہ بیٹھ جائیں آپ کے اوپر سے گزر جائیں گی باتیں, ہوا میں تلواریں کتنی دیر بجائیں گے, بولیں گے تم آگے سے بولتی کچھ نہیں, اس لیے کہ بولنا چھوڑ دیا. آپ بول رہے ہیں نا تو میں کیوں بولوں, کوئی سنے تو صحیح. آلویز ریلیکس, ایزی گوئنگ. اب یہ نہیں کہ آپ ہنسنا شروع ہو جائیں اور آگے سے ٹھٹھے لگائیں, وہ کہیں گے دیکھو کیا ہو رہا ہے. تو بیوی جو ہوتی ہے نا اس کو بہت مزاج شناس ہونا چاہیے, اور انسان کو دین کی بات کرنے والوں کو ایک سیکنڈ میں پتہ چل جانا چاہیے کہ یہ بات اب لوگوں کو کیسی لگ رہی ہے. اب اس کو جسٹ ٹرن لے, گاڑی چلاتے ہیں نا تو ڈرائیور کو پتہ چل جاتا ہے نا کہ یہ چیز میں کور کر لوں گی یا نہیں کر سکوں گی, تو آرام سے آپ گاڑی سائڈ سے نکالتے ہیں. بس آپ بھی جہاں بھی فیل ہونا کھٹ پٹ ہونی ہے تو گاڑی سائڈ پہ نکالیں, टेक चेंज द टॉपिक, कहानी बदल दे, कुछ भी कर दे, आप देखेंगे कि सारी बातें खत्म होंगी। एक यहां बात आपने फील की, शैतान ये काम अकेला नहीं करता, यमुद्दूनहुम इख्वानहुम के साथ। इससे पता चलता है कि शैतान भी टीम वर्क करता है तो कामयाब होता है। अपने चीले चांटों को साथ लाकर लोगों की लड़ाइयां लाता है। जब कुछ लोग दीन की तरफ आते हैं ना, तो शैतान अपने कुछ लोगों को उनके रास्तों पर खड़ा कर देता है, सिर्फ इसलिए कि वो दीन वालों की बुराइयां चुने। कभी आपने फील किया किसी ने आपको बुरा कहा ही नहीं था, सब आपकी तारीफें करते थे। जब से आपने लोगों की इसलाह का काम किया, खैर ख्वाब बने नासे बने, अब लोग आपकी वो चुनते हैं बड़े बड़े माइक्रोस्कोप में से चीजें, वो आपको इंसान से ज्यादा पता नहीं क्या बनाना चाहते हैं। क्यों? इसलिए कि शैतान कुछ लोगों को दीन वालों के ऊपर मुकर्रर करता है कि वो उनकी छोटी छोटी चीजें बड़ी बड़ी करके दिखाएं, ताकि लोगों में लोग बता सके कि देखे इन्होंने मुझे ये कहा। अपनी दोस्तों में बंदा 20 बातें बर्दाश्त करता है, करता कि नहीं करता? कोई किसी को कहता है वो मोटी और छोटी, चल तू बड़ी कंजूस है, चल निकाल पैसे, कैसे मैंने लोगों को ऐसी वल्गर बातें सुनी। और कोई दीनदार का कोई आधे का जुमला किसी को भी हो ना, क्योंकि मुझे लगा गया ये, मुझे यही समझ आ रहा है इधर कि शैतान दिलों में डालते हैं कि आज का तो सारा सबक ही मेरे लिए था। और याद रखिए कि शैतान हमेशा इंसान पर कब काबू पाता है? जब इंसान कमजोर होता है। कब इंसान कमजोर होता है? नंबर एक, जब किसी से हसद करता है, किसी की नेमत देखी जलने कुड़ने लगा, बस समझिए शैतान आप पे काबू पा गया। दूसरी, शैतान के आपके ऊपर काबू पाने की कैफियत है दुनिया की मोहब्बत। हदीस में आता है हुब दुनिया, दुनिया की जो मोहब्बत है, रासुकुल्ली खतिया, हर खता का सर है। फिर इसी तरह तीसरी चीज, लोगों से उम्मीदें बांधना, लॉन्ग होप्स, मेरी इस पे बड़ी उम्मीदें, वो पूरे नहीं उतरते तो आप खराब हैं। फिर अगली चीज, जल्दबाजी में शैतान आपके ऊपर बहुत काबू पाता है, हेस्टीनेस इज फ्रॉम शैतान, अलाज इलतु मिन शैतान। फिर इसी तरह बखील शख्स को शैतान बहुत पकड़ता है, हर माल के मामले पे वो दीन से पीछे हो जाएगा, पैसे का एक पैनी का मामला आएगा ना तो टूटू हो जाएगा, ये इतने की क्यों, ये इतने की ऐसे हो, ये नहीं तो होना चाहिए, ये नहीं होना चाहिए, पैसे क्यों लेते हैं, ऐसे क्यों किया, ये सारी चीजें मान लीजिए कि शैतान कहलवाता है उस वक्त, क्योंकि वो आपके ऊपर काबू पा चुके होते हैं। इसी तरह अगली चीज, मजहबी तासुब, जब दिलों में अपने फिरके जमात गिरोह का नाम बड़ा हो जाए, दूसरे छोटे हो, तो ऐसे लोगों पे शैतान गालिब आता है। और आखिरी चीज, यानी हसन बसरी कहते हैं कि शैतान ने कई तरीकों से शैतान लोगों को बहकाया, लेकिन दो दरवाजे हैं जिनसे शैतान हमारे अंदर आता है। नंबर एक, जज्बात, इमोशन। आज देखिए जितने गुना होते इमोशनलिज्म में हो रहे हैं, सारे सेक्स के गुना क्या, इमोशनलिज्म के गुना, लड़ाइयां झगड़े क्या। और दूसरा, ख्वाहिशात, यानी इमोशंस एंड डिजायर्स, ये दो दरवाजे हैं जिनसे शैतान बंदे के जिस्म में आता है और उससे फिर गलत काम करवा देता है। अल्लाह से दुआ कीजिए कि अल्लाह हमें इस जालिम और इस दुश्मन से निजात दे, और हम अल्लाह ताला की मदद हासिल करें कि हम अकेले तो उससे नहीं बच सकते। लिहाजा आप यही बात करके अगली आयतों में फरमाया कि क्या करो। आप देख रहे हैं कि कितना स्ट्रॉन्ग मैसेज है इस सूरत के आखिर में, 100% करेक्टर बिल्डिंग है। हम कहते हैं करेक्टर बिल्डिंग या ट्रेनिंग क्या होती है, कि हमें ये बताओ, लंबी चौड़ी कहानियां बताओ, शख्सियत को बदले बगैर याद रखिए रूल्स एंड रेगुलेशन बंदे को बिल्कुल फायदा नहीं देते। शैतान से बचेंगे, तकवा आएगा, अल्लाह ताला खुद बहुत मदद करेगा और शैतान से हम बचेंगे। अब हुआ क्या, इज़ा लम ताअतिहिम बिआयतिन क़ालू लौला इज्तबाहा। अब फिर एक और मुश्किल आ गई। अब आप यहां थोड़ा सा पहले अगली आयतों का समझ लीजिए कि आखिर में अब ये दोनों सूरतें, आपको बताया था ना कि सूरत अल अनाम और सूरत अल अराफ जोड़ा, कपल है ना, पेयर है कह लें, इन दोनों का जो एक बुनियादी मजमून था ना, उनको मिला दिया गया। हुआ क्या कि जिस दौर में ये सूरतें नाजिल हो रही थी, कुफारे मक्का मुतालबे कर रहे थे, उनकी कुछ डिमांड्स थी, ये हो गया तो कर लेंगे, कोई निशानी ले आओ, कोई मौजजा दिखा दो, जैसे मूसा को मौजजात मिले, ये है वो है। तो अब यहां आखिरी और हतमी बात कही जा रही है, आयत नंबर 203, व इजा लम तातिहिम भी आयतन, ए नबी, जब इनके पास, किनके पास, मक्का वालों के पास नहीं आती कोई निशानी, कोई आप मौजजा नहीं लाते, कालू लौलज तबैतहा, तो कहते आप क्यों ना इसे चुनकर ले आए। यानी नबी सल्लल्लाहु अलैहि वसल्लम से कहते थे कि अगर आप नबी हैं, अगर आप अल्लाह के महबूब हैं, अल्लाह के चहीते हैं, तो हमारे मुतालबे पर मौजजा लाना क्या मुश्किल है। تفسیر کبیر ربی کی تفسیر ہے امام رازی کی، ایک واقعہ بیان کرتے ہیں اس آیت پہ، کہتے ہیں کہ نبی صلی اللہ علیہ وسلم کا ایک پھوپھی ذات بھائی تھا جو اگرچہ ایمان تو نہیں لایا تھا لیکن اکثر آپ کے ساتھ رہتا تھا اور آپ سے تعاون بھی کرتا تھا. اس کے اس رویے سے نبی صلی اللہ علیہ وسلم کو امید تھی کہ ایک دن یہ ایمان لے آئے گا. ہوتا نا انکلائنڈ ہوتا ہے، آپ کہتے نہیں وہ فلاں ضرور کلاس میں آ جائے گا، ان کی کافی دلچسپی ہے لیکن نہیں آتا. کوئی مثال ہے، ایک دفعہ کسی محفل میں سرداران قریش نے معجزات کے بارے میں بات کی، بحث ہو گئی، تکرار ہو گئی، نبی ہیں تو معجزہ دکھائیں، یہ نہیں ہے تو وہ دس اینڈ دیٹ. سورہ بنی اسرائیل میں اس کی ڈیٹیل آئے گی. تو اللہ کے نبی ان کی ہر بات پہ کہہ رہے تھے کہ دیکھو لوگوں، معجزہ دکھانا میرے اختیار میں نہیں ہے، یہ تو اللہ کا فیصلہ. تو ان کو ایسے لگ رہا تھا کہ اللہ کے نبی شاید کر نہیں سکتے. تھوڑی سی بات جو وہ گڑبڑ شروع ہو گئی اور اللہ تعالیٰ کے نبی وہاں سے اٹھے، تھوڑا سا شور مچا، کوئی کچھ باتیں کر رہا ہے، کوئی کچھ کر رہا ہے. اس پہ نبی صلی اللہ علیہ وسلم کے جو وہ پھوپھی ذات بھائی تو انہوں نے کہا کہ آج تو گویا آپ کی قوم نے آپ کے اوپر حجت تمام کر دی، یعنی حد کر دی، اب میں آپ کا ساتھ نہیں دے سکتا. یعنی اس موقع پہ آپ کا ساتھ چھوڑ گیا کہ آپ معجزہ نہیں دکھا رہے. کہاں کہاں لوگ دیکھیے دین میں کیا کیا رویے اختیار کرتے ہیں، انسان کبھی سوچ بھی نہیں سکتا. تو اس پہ اللہ کے نبی دکھی تھے، تو اللہ تعالیٰ نے یہ آیت اتار دی کہ ڈونٹ ورے، کوئی بات نہیں. سورت الاعراف، سورت سوری نام کی آیت 35 میں بھی ہم یہی پڑھ چکے ہیں، وَإِن كَانَ كَبُرَ عَلَيْكَ إِرَادُهُمْ، اے نبی اگر آپ کو بہت برا لگ رہا ہے ان کا اعراض کرنا، ان کا دین سے منہ پھیرنا، تو جائیے پھر فَإِن اسْتَطَعْتَ أَن تَبْتَغِيَ نَفَقًا فِي الْأَرْضِ وَسُلَّمًا فِي السَّمَاءِ فَتَأْتِيَهُمْ بِآيَةٍ، تو آپ جائیے، طاقت ہے تو آسمان زمین میں کوئی سرنگ بنائیں یا آسمان پر سیڑھی لگائیں اور ان کے لیے کوئی نشانی لے آئیں. تو ساری بات کا خلاصہ یہ کہ نشانیاں لانا نبی کا کام نہیں. قل انما اتبع ما یوحى الی من ربی، آخر میں ہم سب بھی یہی کہہ دیں، سب اعراض کرنے والے جھگڑوں والوں کو کہہ دیجئے میں تو صرف پیروی کرتا ہوں اس وحی کی جو میری طرف رب کی طرف سے آ رہی ہے، نہ کوئی دعوے ہیں نہ بڑی باتیں ہیں. ہاں حز بصائر من ربکم، یہ تو میرے رب کی بصائر ہیں، دلائل ہیں، دل میں اترنے والی باتیں ہیں. وہ خدا و رحمت لقوم یؤمنون، اور ہدایت اور رحمت ہے ان لوگوں کے لیے جو ایمان لائیں. یعنی میں تو یہ سیدھی سیدھی بات بتاتا ہوں، میں کوئی اس میں لمبی چوڑی باتیں نہیں کرتا، بس میں تو تمہیں وہی بات بتاؤں گا کہ جو مجھے پتا ہے. کرو کیا، کیا قرآن کہتے سن کے ایسے جھگڑے کرو؟ نہیں. آیت 2404 یہ ہے جس کو آیت سجدہ کہتے ہیں، پہلا سجدہ ہے قرآن پاک کا. وَإِذَا قُرِئَ الْقُرْآنُ فَاسْتَمِعُوا لَهُ، سوری یہ پہلا نہیں ہے، آخری آیت ہے، بیسیکلی یہاں سے مضمون شروع ہوتا ہے. وَإِذَا قُرِئَ الْقُرْآنُ فَاسْتَمِعُوا لَهُ وَانصِتُوا لَعَلَّكُمْ تُرْحَمُونَ، اور جب قرآن پڑھا جا رہا ہو تو اسے پوری توجہ کے ساتھ سنا کرو اور خاموش رہا کرو تاکہ تم پر رحم کیا جائے. دیکھیے ایک لفظ ہوتا ہے سمیع، یہاں کیا ہے استمعوا، فرق ہے. سمیع یسمعوا کا معنی ہے سننا، صرف سننا لٹرل. استمع ہوگا تو توجہ سے سننا، کان لگا کر سننا. یہاں سے جہری نمازوں میں امام کے پیچھے قرأت نہ کرنے کی دلیل بھی ہے. یہاں کون سا سننا ہے؟ جب آپ خود اہتمام سے قرآن سنیں اس وقت مراد ہے. ابھی کلاس میں غور سے سنیں. ایک خاموشی ہوتی ہے ظاہر کی جو اس وقت ہے، ایک ہے آپ کے دماغ کی خاموشی، دماغ ادھر ادھر نہ بھٹک رہا ہو، باقی کوئی اور تلاوت چلا رہا ہے، کہیں چل رہی ہے راستوں میں، تو باپ خاموش ہو کے تو نہیں بیٹھ سکتے. لیکن یہاں سے ایک بات پتہ چلتی ہے کہ قرآن کو بیک گراؤنڈ میوزک کے طور پہ نہیں تلاوت سننی چاہیے. اس لیے بریکس میں ہم لوگ عموماً تلاوت نہیں چلاتے، کیونکہ اس میں بات کرنے کھانے پینے کا وقت ہوتا ہے. تو تلاوت صرف اس وقت چلانی چاہیے جب کوئی سن رہا ہو. آیت 205 وَذْكُرْ رَبَّكَ فِي نَفْسِكَ تَضَرُّعًا وَخِيفًا، اور اپنے رب کو یاد کرتے رہا کرو اپنے جی ہی جی میں عاجزی اور خوف کے ساتھ. عاجزی کی انتہا عبدیت کا اظہار ہے. یہ وہ خوبصورت بات ہے جو اللہ کے نبی صلی اللہ علیہ وسلم کو سکھائی جا رہی ہے. آپ نے ایک دعاؤں میں دعا پڑھی ہوگی، اللہم انی عبدک وابن عبدک وابن امتک ناسیتی بیدک مادن فی یا حکمک عدلن فی یا قضاؤک اسألک بکل اسم ہو لک سمیت بہ نفسک انزلتہ فی کتابک علمتہ احدا من خلقک. طویل دعا ہے، اگر آپ پڑھیں تو اس میں بہت خوبصورت طریقے سے بندے کو عاجزی سکھائی گئی ہے. یعنی اپنی بندگی کو محسوس کرتے ہوئے دعائیں مانگا کرو. ہم سب کو اللہ تعالیٰ بندہ بننا سکھا رہا ہے سورت کے آخر میں. اور کبھی کیا ہو ودون الجہری من القولی, اور بلند آواز سے نہیں, یعنی نہ تو بہت اونچی آواز سے چیخ چیخ کے دعائیں مانگو اور نہ بہت دبی ہوئی آواز سے مانگو. ایسی میں کچھ سن رہی تھی کسی کی بات, تو بعد میں جو دعا ہو رہی تھی اتنی مبالغے والی دعا, اللہ بس اب تو آ جا, اللہ آ جا نا, اب تو اللہ تجھے بلا رہے ہیں تو آ جا, بالکل ایسی لگ رہا تھا کہ اب کسی انسان کو کہہ رہے ہیں. تو مبالغہ اچھا نہیں ہوتا, سچائی آواز میں جھلکتی ہے انسان کی, لیکن جو اس طرح کی میلوڈیس باتیں ہوتی ہیں نا, یہ بعض دفعہ تسنو لگتا ہے. تو دعا مانگنے میں رویہ اچھا ہو, اس سے یہ بھی پتا چلتا ہے کہ تہجد پہ جب لوگ قرآن پڑھتے تھے تو نہ تو بہت اونچی آواز سے پڑھے نہ بہت آہستہ. حضرت ابو بکر کے پاس سے ایک دفعہ آپ گزرے تو وہ بہت آہستہ پڑھ رہے تھے, حضرت عمر کے پاس سے گزرے تو وہ بہت اونچی پڑھ رہے تھے. آپ نے ابو بکر سے کہا کہ ابو بکر آپ اتنی آہستہ کیوں پڑھ رہے تھے, یعنی لو وائس میں. کہا اللہ تعالیٰ, میں اللہ کے نبی, میں جس کو سنا رہا تھا وہ سن رہا, اور سونے والے لوگ ہیں, یعنی میں لوگوں کو ڈسٹرب نہیں کر رہا, اللہ کو تو پتا. حضرت عمر سے کہا کہ آپ اتنی اونچی کیوں پڑھ رہے ہیں, کہنے لگے کہ نیند اور شیطان کو بھگا رہا تھا. تو اللہ کے نبی نے دونوں کو اپوزٹ کہا, ابو بکر سے کہا آپ ذرا اونچی پڑھیں, ان کو کہا بیچ میں, یہ ہے دون الجہری من القولی, یہی قرآن کے لیے, یہی دعا کے لیے اصول ہے. اور پھر فرمایا بالغدو بھی ولا سال, اسی طرح اپنے رب کا ذکر کریں صبح کے وقت بھی اور شام کے وقت. غدوب کیا ہے اور اسال کیا ہے؟ اے ایم اینڈ پی ایمز, سمپل سی بات ہے. انگلش میں غدوب کل کو کہتے ہیں, غدا کل کا کھانا پی, آگے سورہ کہف میں بھی ہم یہ چیز پڑھیں گے, ٹھیک ہے. اور اسال شام کو, یعنی اسال جو ہے پی ایمز ہے اور غدوب اے ایمز ہے, سورج کے ڈھلنے سے پہلے کا وقت اور بعد کا. اور بعض نے ادھر سے نمازیں بھی مراد لی ہیں, آگے ہم بات کریں گے سورہ بنی اسرائیل کی آیت 78 میں, اقیم الصلاۃ لدلوک الشمس الی غسق اللیل میں ولا تکن من الغافلین, اور غافلوں میں نہ ہو جائیں. بعض نے اس سے صبح شام کی دعاؤں کا بھی اشارہ لیا ہے, بس انسان کو غافل نہیں رہنا, جس گھڑی میں غفلت آئی شیطان غالب آ جائے گا. آخری آیت ہے سبق کی بھی اور سورت کی بھی, 206, ان الذین عند ربک, بے شک وہ جو آپ کے رب کے پاس ہیں, کون؟ فرشتے, ملاءاللہ, مقربین, جن کو ہم نہیں دیکھ سکتے لیکن اللہ تعالیٰ دیکھ سکتے ہیں. لا یستکبرون عن عبادتہ, وہ اس کی عبادت سے انکار نہیں کرتے. پیچھے پڑھا تھا سورت مائدہ میں بھی, لئی یستن کف میں, وہی ہے یہاں بھی انداز, وہ اس کی عبادت سے انکار نہیں کرتے. وہ یوسف بے ہو نہ ہو, اور وہ اس کی تسبیح کرتے رہتے ہیں. وہ لہو یس جدون, اور وہ اس کے لیے سجدے کرتے ہیں. تو دیکھیے کتنی خوبصورت آیت پہ سورت پوری ہوئی. سجدہ تلاوت ایسی آیتوں پہ کرنا کیا حکم ہے اس کے بارے میں, تو دیکھیے کہ قرآن پاک میں 14 مقامات ہیں جو بلا اختلاف سجدے کی آیتیں, ٹوٹل 15, لیکن ایک آیت جو ہے سورہ حج میں 2 آیتیں ہیں بیسیکلی, تو ایک آیت میں اختلاف ہے, کچھ کہتے ہیں کچھ کہتے ہیں نہیں ہے. اس کے بارے میں کیا حکم ہے؟ نبی صلی اللہ علیہ وسلم سے دونوں طرح کی روایات صحابہ سے ملتی ہیں, ایک موقع پہ آپ نے پڑھی تو ساتھ ہی سجدہ کر لیا, دوسرے موقع پہ پڑھی تو سجدہ نہیں کیا. تو اس سے علماء کرام کی جو رائے ہے وہ کیا ہے, کر سکو تو کر لو, ثواب ہے, نہ کر سکو تو گناہ نہیں ہے, ٹھیک ہے. پھر کیسے کریں دوسرا سوال ہے, پورا سجدہ جیسے نماز کا ہے یا پھر بس جھک جائیں؟ اس میں بھی دونوں رائے موجود ہیں. بعض کہتے ہیں پورا نماز کی طرح باوضو ہو کے قبلہ رخ ہو کے کریں, بعض کہتے ہیں نہیں, جس پوزیشن میں جائیں, کبھی ہر جگہ بندہ سجدہ نہیں کر سکتا تو تھوڑا سا جھک جائیں وہ بھی ٹھیک ہے. تو میرا خیال ہے کہ بیلنس رویہ یہی ہے کہ اگر کر سکتے ہیں تو ضرور کریں, بہت اچھا ہے, نہیں کر سکتے تو گناہ نہیں ہوگا انشاءاللہ. بعض لوگ قرآن خوانی کرتے ہیں پھر اس کے بعد ایک بہن بیٹھ کے سارے 16 سجدے کرتی, یہ درست طریقہ نہیں لگتا. جب جو پڑھے یا سنے, آپ تلاوت کرتے ہیں یا سنتے ہیں تو دونوں وقت میں کر لیجیے. صحیح مسلم کی روایت ہے کہ جب قرآن کی آیت پر بندہ سجدہ کرتا ہے تو شیطان روتے ہوئے وہاں سے الگ ہو جاتا ہے اور کہتا ہے کہ مجھے سجدے کا حکم ملا اور میں نے انکار کیا, اور ابن آدم کو سجدے کا حکم ملا اور اس نے اس کو مان لیا. اسی طرح ابن عمر کہتے ہیں کہ نبی صلی اللہ علیہ وسلم آئے تھے سجدہ پہ سجدہ کرتے, لیکن اگر جگہ نہ ہوتی تو صرف رکوع کی طرح بھی جھک جاتے. اسی طرح عبد الرحمن نسلمی کہتے ہیں قبلہ رخ بھی آپ کبھی نہ ہوتے اور وضو بھی نہ ہوتا پھر بھی یہ سجدہ کر لیتے تھے. اسی طرح فتح مکہ کے موقع پر اللہ کے نبی نے اور صحابہ نے ایک دوسرے کی پشت پر سجدہ کیا, یعنی ہر طرح کے حالات ہیں. دعا کیا ہے سجدے کی؟ دو دعائیں مختلف ہیں لیکن ایک دعا پڑھ لیجئے, سجد وجہیہ للذی خلقہ وصوره
وشق
سمعه
وبصره
بقوله
وقوته.
ایک جگہ بھی قدرتی ہی بھی آتا ہے, تو آپ حسن المسلم میں دیکھیں گے آیت سجدہ کی دعا مل جائے گی, بہت ہی خوبصورت ہے. اللہ تعالیٰ سے دعا ہے کہ ہماری کمی بیشیوں کو دور کرے, اور وقت اوپر ہوا, اللہ تعالیٰ اس پہ بھی معاف کرے, اور وقت ایکسٹرا آپ لوگوں نے دیا اس کو آپ کے حق میں صدقہ بنا دے. جزاک اللہ خیر. انشاءاللہ تعالیٰ کل کی صورت کے لیے میں کہتی ہوں جیسے آپ اپنے بچوں کی شادیوں کے دعوت نامے دیتے ہیں نا, صورت انفال کے آغاز میں دیں, کیونکہ کل سے جو بات شروع ہوگی یہ 10ویں پارے کے 11ویں پارے تک چلے گی, کیونکہ صورت انفال اور توبہ دونوں جوڑا ہے. اور آپ کہہ لیں کہ اب صرف ہم ان دو صورتوں میں صرف قرآن ہی نہیں پڑھنے والے, سیرہ بھی پڑھنے والے ہیں. تو دل کی گہرائی سے درد کے ساتھ ساتھیوں کو انوائٹ کریں, دعوت دیں, کھانے کی دعوت دیں, کھانا بھی کھلائیں ان کو, اور ان کو قرآن بھی سنائیں. اللہ تعالیٰ ہم سب کو کسی کی ہدایت کا ذریعہ بنا دے, سب سے پہلے اپنی ہدایت کا. سبحانک اللہم وبحمدک اشہد ان لا الہ الا انت استغفرک واتوب الیک. کوئی سوال کوئی کمنٹ لکھ کے دے دیں, کل اس پہ انشاءاللہ بات ہو جائے گی. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
السلام علیکم ورحمۃ اللہ وبرکاتہ. جزاک اللہ خیر کثیرہ استاذہ جی, بہت خوبصورت تفسیر, بہت امپورٹنٹ لیسن تھا آج آپ کا, اور اتنی خوبصورت صورت مکمل ہوئی. اس کے اوپر غور کیجئے گا, تدبر کیجئے گا, کیونکہ اسی سے ہم لوگ اپنے آپ کو بدل سکیں گے. کل انشاءاللہ اس کا ریکیپ کریں گے. سبحانک اللہم وبحمدک اشہد ان لا الہ الا انت استغفرک واتوب الیک. سبحان ربک رب العزت عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.